21 राजा रानी र प्रधानमन्त्री भोजन कक्षमा पुगे जहाँ बेलायती रक्सीका धेरै सिसी खाली भइसक्दा पनि भारदारहरू अझ तृप्त भएका थिएनन्। खाँदै पिउँदै थिए। खाओ, बेस गरी खाओ, प्रधानमन्त्रीले ठूलो स्वरले भने, तिमीहरूले जति धेरै खान सक्छौ उति धेरै श्रीमान सरकारहरू खुसी भई बक्सिन्छ। राजा रानी मुसुक्क हाँसे। राजकन्याको दोलासित जन्म कुण्डली नमिलेकोले महाराज महारानी र प्रधानमन्त्रीको केही समय अघि मात्र मुख मलिन थियो। अहिले यी तीनै व्यक्तिको चेहरामा हँसिलो परिवर्तन देखेर भारदारहरूको शाहजादी र जगत जङ्गको विवाह हुने बारे जुन हल्ला त्यहाँ व्यापक प्रचार भइरहेको थियो त्यो सत्य रहेछ भन्ने निश्चय भयो। यस प्रकारसित राजपुत्रीको विवाह बारेको जटिल समस्या हल भएकोमा भारदारहरू खुशीमाथि झन खुशी भए। सोमनाथ खै? सोमनाथ एक कुनामा बसेर सिकर्नीको टपरीमा मुख गाडिरहेको थियो। राजाबाट आफ्नो नामको सम्बोधन भएको सुनेर ऊ जुरुक्क उठेर नरेशको सामुन्ने देखा पर्न आइपुग्यो। बडा महारानी अर्थात जेठी पत्नी कहाँ जानु भन्ने आदेश गरेर राजाले दृष्टि अन्तै घुमाए। केही बेर भारदारहरूले खाएको हेरेर महाराज महारानी र प्रधानमन्त्री अर्को सानो कोठातिर लागे। राजा र प्रधानमन्त्री खाना खाने टेबुलको आमने सामने बसे। महारानीको सात्विक आहार भएकोले त्यहाँ बसेर भोजन गर्दिनथिन्, तैपनि नजिकैको मेचमा विराजमान भइन् र प्रधानमन्त्रीको गफ सुन्न लागिन्। तीनवटी चाकर्नी त्यस कोठाभित्र अदब साथ बसे। एउटीले देशी मदको सिसी खोल्न थाले। अर्की दुईवटी पनि त्यही काममा मदत गर्न त्यहाँ आएका थिए। ती गिलास मिलाउन लागे। मदको सिसी खोल्यो। यो त स्वीट वाइन, जङ्गबहादुरले अलिकति चाखेर भने, महाराज यो वाइन स्वास्नी मानिसले मात्र खान्छन्। ताबेदारले सरकार कहाँ चढाइ पठाएको 2 cc फ्रेन्च हुस्की अत्यन्त असल छ। अहिले सरकारको जीवनार लायक त्यही हुन्छ। महारानी त्यही थिइन्। त्यो मैले छोरीको विवाहमा चलाउला भनेर लुकाइराखेकी छु भनेर दिन मंजूर गरिनन्। शाहजादीको विवाहको निम्ति नेपाल सरकारले फ्रेन्च हुस्कीको अर्डर सम्बन्धित कम्पनीलाई धेरै अघि पठाइसकेको थियो। त्यही बेहोरा रानीलाई अवगत गराएर प्रधानमन्त्रीले यहाँ दरबारभित्र भएका 2 cc फ्रेन्च हुस्की अहिले चलाउन अनुरोध गरे। जङ्गबहादुरको अनुरोध स्वीकार भयो। बेगम परी जा, रानीले एउटा चाकर्नीलाई हराइन्। ढुकुटीमा तारले बाँधेका 2 cc फ्रेन्च हुस्की छन्, लिएर आइज। त्यस दिनको उत्सवमा राजा रानीलाई नाच देखाउने कार्यक्रम थियो। तल चोकमा इन्द्रसभा नाटक हिन्दी भाषामा सुरु भयो। राजा रानी र जङ्गबहादुरले तल दाग चोकमा दृष्टि दिए। बेगम परी त्यहाँ उभिरहेकी देखेर महारानी जिल्ल परिन्। केही कुरा बुझिनन्। बेगम परी, अघि मैले तँलाई हराएको कुरा बुझिनस्? त ढुकुटीमा नगएर यहाँ किन उभिरहेकी? बेगम परीले केही उत्तर दिएन। अँध्यारो मुख लगाएर उभिएकी उभिएकी अझ मौन थिए। मानौ उसको मनमा कुनै गम्भीर चिन्ता उम्लिरहेको थियो। बेगम परीको चाल देखेर राजा र प्रधानमन्त्री पनि जिल्ल परे। यसले अचेल कान सुन्न छोडे कि कसो? राजाले बेगम परीलाई लक्ष्य गरेर सोधे। अनि जङ्गबहादुर अघि सरेर बहिरो व्यक्तिलाई सम्बोधन गर्ने तरिकाले हातको इशारामा ठूलो स्वरले बोले, नानी महाराजबाट हुकुम बक्सेको सुन्नु भएन? बेगम परीले सानो स्वरले तारले बाँधिएका 2 cc जुन अस्ति नै ढुकुटीमा राखिएको थियो त्यो अहिले छैन भनेर मुख निलो पारी नाक निधारमा पसिना काढी। खै त त्यो सिसी? महारानीले तुरन्त सोधिन्। बेगम परी पुनः निरुत्तर भए। राजा र रानीले तारन्तार त्यही प्रश्न गरिरहेकाले बेगम परीलाई भन्न करै पर्यो र शाहजादीले लगि बक्स्यो भनेर रुन तयार परे। महारानी, राजाले सानो स्वरमा सुस्तरी सोधे, के छोरी रक्सी खान्छिन्? खान्न थिइन्, खान परे जाओस् छुन पनि खिन मान्थिन्। किन लगिन् त्यसो भए? खुन्नी? राजाले बेगम परीतिर हेरेर सोधे, के जेठी शाहजादी रक्सी खान्छिन्? जिउना रुन्न। किन लगिन् त्यसो भए? ती सिसी शाहजादीले लगेको कारण बेगम परीले थाहा पाएकी थिए तर भन्न नहुने मुखाकृति पारेर ऊ चुपचाप उभिरहे। भन्न, राजा रानीले रिसाएको स्वरमा एकैसाथ सोधे, छोरीले ती सिसी किन लगिन् त्यसो भए? अब सत्य कुरा खोल्न बेगम परीलाई करै पर्यो। बकस बक्सिन शाहजादीले लगि बक्सिएको हो, स्वर कपाउँदै बेगम परीले भने, तर अझ सबै कुरा स्पष्ट पारिन। कसलाई? पुनः बेगम परी निरुत्तर भए। राजा र रानीको चर्का स्वरले बेस गरी धम्काएर बेगम परीलाई सत्य कुरो स्पष्टसित बोल्न बाध्य तुल्याए। बेगम परीले भने, जगत जङ कर्णेललाई बकस भएको। जेठी महारानी जो त्यहाँ थिइनन् उनीसित सल्लाह नगरेर वीर शमशेरलाई दिइने भएकी शाहजादीलाई 81 जगत जङलाई विवाह गरिदिने कुराको प्रचार गर्न उचित नहुने भएको कारणले गर्दा राजा रानी त्यस सम्बन्धमा पहिलेदेखि मौन थिए, अहिले पनि उनीहरूले केही प्रतिक्रिया जनाएनन्। निष्कपट हृदय भएकी महारानीले धेरै बेर मनको भावनालाई लुकाउन सकिनन् र चाक मानेको स्वरले सोधिन्, जगतजङ धेरै पछि आज मात्र देखा पर्न आएको थियो, छोरीले सिसी कहिले दिइछन्? वीर शमशेरको हात पठाइ बक्सेको, बेगम परीले उत्तर दिए। यस विषयमा धेरै कुरा खोतल्न उचित नदेखि रानी पुनः चुप लागिन्। राजा र प्रधानमन्त्री पहिलेदेखि नै त्यस विषयमा चुप थिए, अहिले पनि केही प्रतिक्रिया देखाएनन्। त्यहाँ सन्नाटा छायो। राजाको आज्ञा मुताबिक जङ्गबहादुर पनि रक्सीका शिशीहरू राखिएको ठूलो दराज जुन कोठाभित्र सजाइएको थियो खोल्न गए। त्यो दराजको माथिल्लो खण्डमा स्कच रक्सीका शिशीहरू भारी भराउ थिए। बीचको खण्डमा ब्ल्याक एण्ड व्हाइट राखिएको थियो। सबैभन्दा तल व्हाइट हाउसका लेभल मार्कका शिशीहरू टम्मै। यी सबै मादक पदार्थ जङ्गबहादुरले राजामा चढाएका आफ्नो युरोप यात्राका कोसिली र उपहार थिए। उनले ती मध्येबाट व्हाइट हाउसको एक शिशी झिकेर टेबलमा ल्याए। राजा र प्रधानमन्त्री दुवैलाई त्यो शिशीमा लेखिएको अंग्रेजी अक्षरको माने लाग्दैन थियो, तर ती दुईले त्यो शिशीमा टाँसिएको सेतो घोडाको तस्विर देखेर त्यसभित्र भएको मदको स्वाद र अंग्रेजी नाउँ थाहा पाए। सरकार फ्रेन्च हुस्की भन्दा यो पनि कम दर्जाको होइन, राजा मुसुक्क हाँसे। सरकार जीवनार नहोस्, रानीले लोग्नेलाई भनिन्। यो बनेकै महाराजका निम्ति हो, जङ्गबहादुरले हँसिलो मुख पारेर तुरन्त बोले। राजा महाराजा र सम्राट नवाबहरूले जौनार नभएमा यो किमती रक्सी बन्ने सिप नै संसारबाट लोप भएर जान्छ, यसको कम्पनी फेल हुन्छ। महारानीले लोग्नेको मुखमा हेरेर निवेदन गरिन्, मैले सरकारलाई धेरै जौनार नगरी बक्सियोस् विन्ती गरे कि, जति पी बक्से पनि महाराजको गातमा केही हानि गर्दैन। यो बेलायती हो, युरोप भ्रमणबाट फर्केर आएपछि जङ्गबहादुरको बेलायती हर वस्तुमाथि विश्वास बढेको थियो। त्यसै हुनाले त्यसमा पनि यो व्हाइट हाउस बेलायतको रक्सी मध्ये सबैभन्दा असल प्रमाणित भएको छ भने होला भनेर महारानीले अविश्वास प्रकट गरिन्। यो बेलायतमा बनेको सर्वश्रेष्ठ रक्सी भएकोले त्यहाँकी महारानी भिक्टोरियाले गौरव गरेर यसको एक बाकसभरि रक्सी मलाई उपहार दिनुभएको थियो। छि, रक्सीमा पनि के गौरव गरेकी होलिन् बेलायतकी महारानीले। सरकार महारानी भिक्टोरिया आफ्नो देशको जेसुकै असल माल बने पनि गौरव मान्नु हुँदो रहेछ। राजा र प्रधानमन्त्रीले एकैसाथ भरि गिलास उठाए। जय सिसौदिया वंश, नेपाल नरेशको प्रताप बढोस्, हाम्रा राजा रानी सदा अमर रहन्। जङ्गबहादुरले यति बाँकी कुनै मनमनै कुनै राजा रानीले सुन्ने गरेर बोले अनि पिउन सुरु गरे। त्यसको उत्तरमा महाराजले पनि मुसुक्क हाँसेर सानो घुटको लिए। बेलायतकी महारानीलाई कुन रक्सी असल कुन खराब कसरी थाहा हुन्छ र उनले यस रक्सीमा गौरव गर्ने? के उनी पनि रक्सी खाँदिरहेछन्? पिउनुहुन्छ सरकार, फेरि एक घुटको निलेर जङ्गबहादुरले रानीलाई उत्तर दिए। हामीहरूको सम्मानमा उहाँले आफ्नो शाही महलमा रात्रि भोजको आयोजना गर्नुभएको थियो, त्यस भोजमा उहाँले पनि रक्सी पिउनु भयो। सबैको सामुन्ने बेलायतकी महारानीले रक्सी पिएको हो सरकार? यस रात्रि भोजमा भिक्टोरिया महारानीले जङ्गबहादुरलाई कौचमा बस्ने आज्ञा गरिन्। जसै महारानीको आज्ञा अनुसार जङ्गबहादुरले कौचमा आसन ग्रहण गरेका थिए, महारानी स्वयं पनि सोही कौचमा विराजमान भएर रक्सी पिएकी थिइन्। बेलायतको यो अनौठो रीतिको पनि जङ्गबहादुरले आफ्नी महारानीलाई बोध गराए। नेपालकी महारानीले लाजले रातो मुख पारिन्, शरमले बोल्न नसकेर लोग्नेको मुखमा हेरिन्। लोग्नेको मनमा जगतजङ र शाहजादीको विवाह गरिदिनु उचित होला या वीर शमशेरलाई नै शाहजादी दिनु बेस भन्ने विषयमा कुरा खेलिरहेको थियो। यसैले त्यहाँ चलिरहेको कुराको प्रसंगमा उनको ध्यानै थिएन। तैपनि स्वास्नीले आफ्नो मुखमा पुलुक्क हेर्ने बित्तिकै राजा सम्हाल लिएर मुसुक्क हाँसे अनि उनी पनि रानी र प्रधानमन्त्रीको वार्तामा संलग्न भए। त्यस भोजमा प्रधानमन्त्रीले सोझै भन्न थाले, हजारौं पाहुना आमन्त्रित थिए, ती सबैले रक्सी भरिएको गिलास उठाएर तीन पटक मेरो चिरायुको कामना गरे, अनि पहिले महारानी भिक्टोरियाले पिउन शुरू गरिन् अनि अरू पाहुनाले खान र पिउन थाले। त्यसैले यहाँ मानिसहरू तेरो विषयमा भय नभएको कुरा काट्दा रहेछन्। महारानीको भनाइको लक्ष्य थियो जङ्गबहादुरको बारेमा भएको अश्लील प्रचारको विषयमा। त्यो कुरा जङ्गबहादुरले बुझिसकेकै थिएनन्। त्यही बेला दुईटी बाहुनीले चाँदीको किस्तीमा सेतो रूमालले छोपेर खानेकुरा ल्याए। सबैको ध्यान त्यतातिर आकर्षित भयो, चलिरहेको प्रसंग एक क्षणका निम्ति हरायो। बेलायतमा शाहजादीहरूको विवाह गरिदिने केटो कसरी निर्णय गरिने रहेछ? सरकार त्यहाँ कन्याले आफै वर रोज्ने चलन रहेछ। तर बाबुआमाले एउटा केटोलाई दिने घोषणा गरिसकेपछि छोरीले त्यस घोषणाको विपरीत अर्को केटो रोजिन् भने त्यस हालतमा कुन केटोसित त्यो कन्याको विवाह हुने चलन रहेछ बेलायतमा? त्यहाँ कन्याको इच्छाको विपरीत विवाह हुनै सक्दैन। राजा मुसुक हाँसे तर मनको प्रतिक्रिया वाक्यले केही नजनाएर कालिजको छाती टोक्न थाले। प्रधानमन्त्री पनि खाँदै कुरा गर्न लागे। केही बेर पछि राजाको भोजन सकियो। राजाले जेठी महारानीको लङतिर प्रस्थान गरे। प्रधानमन्त्रीले जगत जंग र शाहजादीको विवाह बारे राजासित कुरा चलाउने उपयुक्त समय अझ पाएका थिएनन् र पछि लागे। यी दुवैको मनमा जगत जंग र शाहजादीको विवाह बारे कुरा खेलिरहेको थियो। के गर्न लाग्यौ? नाच हेरिरहेकी। जेठा बडा महारानीले लोग्नेलाई उत्तर गरिन् र उनको गोडामा ढोक दिइन्। त्यस कोठामा भरभराउँदो आगो भएको दुईवटा चाँदीका बोर्सी थिए। बिर्को लागेको अल्मिनियम ताप्के, पित्तलले कसौडी र सानो कराई पनि तयार देखियो। ती सब सामानलाई देखाएर राजाले फेरि सोधे, यो के नि? सरकारको जीवनारको सामान ठिक पार्न लागे कि? राजाले केही भन्न लागेका थिए तर उनले बोल्नु अघि जङ्गबहादुरले रानीलाई दर्शन गर्दै कुरा शुरू गरे। महारानी सरकारबाट पकाउने काम पनि आफैले कष्ट गरी बक्सेको? महाराजको जीवनारको सामान अरूले छोएको मलाई चित्त बुझ्दैन, महारानीले उत्तर दिइन्। आगो पनि सरकारबाट फुकी बक्सने तकलिफ गरी बक्सेपछि अब हामी नोकरको आवश्यकता नै परेन। महारानी, मैले खानेकुरा खाइसके भनेर राजाले त्यहाँ उनका निम्ति भोजन तयार गर्नको लागि राखिएका सबै सामग्रीहरू त्यस स्थानबाट हटाउने आदेश गरे। सरकारले पी पनि बक्सेछ। हो महारानी, जंगेले रहर गरेर मैले अलिकति चाखेको हो। सरकार, जङ्गबहादुरले कपाल कन्याउँदै भने, फ्रेन्च हुस्की छ कि भन्ने बिन्ती गरेको थिए, त्यो रहेनछ, व्हाइट हर्समा परियो। रहर गर्नु मात्र भयो, फ्रेन्च हुस्की मसित छ। सरकारसित भएको फ्रेन्च हुस्की होइन होला, 2 सिसी फ्रेन्च हुस्की ताबेदारले पाउमा चढाइ पठाएको थिए, त्यो दरबारबाट बाहिर गइसकेछ। अरू त्यस्तो यहाँ बजारमा किन्न पाइँदैन। यहाँ त के युरोपमा पनि सबै ठाउँमा त्यो फ्रेन्च हुस्की पाउन मुस्किल छ। पाउन मुस्किल होस् या सजिलो त्यो कुरा मलाई थाहा छैन, तर ती 2 सिसी फ्रेन्च हुस्की मसित छन्। जङ्गबहादुरलाई महारानीको भनाइमा पत्यार परेन। राजाले पनि अविश्वासको हाँसो गरे। तर महारानीले साँच्चा साँच्चीका मुख लगाएर फ्रेन्च हुस्की आफूसित भएकोमा जिद्दी गर्न थालिन्। सत्यको शपथ खाइन्। खैल्याउ हेरौं। राजाले सत्य झुटो पत्ता लगाउनका निम्ति त्यो फ्रेन्च हुस्कीको सिसी आफ्नै आँखाले हेर्न खोजे। रानीले घण्टी ठोकिन्। एक दफा सुसारे देखा पर्न आए। ठुलद्वारे जा, अस्ति युवराजा धीराजले मलाई पठाएको तारले बाँधिएका 2 सिसी ढुकुटीबाट झेकेर ले। द्वारे सिसी लिन गई, अरू सुसारी पनि उसैसित बाहिर निस्के। जङ्गे, भन्दे महारानीलाई सोमनाथले आज गरेको चरित्र। महापण्डित सोमनाथले जगत जंग र शाहजादीको विवाह गराउनका निम्ति जुन रहस्यपूर्ण जाल रचेर वीर शमशेरसित शाहजादीको विवाह नजुर्ने बहाना बनाएको थियो, ती सबै कुरा जङ्गबहादुरले महारानीलाई भन्न थाले। अध्योपान्त सुनाए। जेठा बडा महारानीलाई यस कुराको पहिले नै सूक्ष्म रूपले संकेत प्राप्त भइसकेकोले अहिले केही आश्चर्य प्रकट गरेनन्। तर सोमनाथले चिना भनेर दिएकोमा अर्कै कागत परेको सुनेर उनी हाँस्न थाले। अनि हँसिलो मुख लगाएर बोलिन्, मेरा छोराहरूको पनि त्यही चाल छ। के सरकार? प्रधानमन्त्रीले तुरन्त सोधे। युवराजहरूको मनसाय के छ? युवराजा धीराजले तेरो छोरीहरूसित बाहेक अरूसित विवाह नगर्ने रे। माहिला नरेन्द्रको पनि त्यस्तै जिद्दी छ। विवाह नहुँदै माया प्रीति गर्ने यो कुन देशको चलन आयो अचेल? महारानीले बुढौली पाराले भनिन्। आफ्नो जीवनभरको आकांक्षा पूर्ति हुन लागेको जानेर जङ्गबहादुर मनमनै अत्यन्तै खुसी भए। तर यस्ता कुरामा मनको हास एक्कासी बाहिर प्रकट गर्न लाभदायक नठानेर उनले संयमसित बोले, खै सरकार, मेरा छोरीहरू ज्यादै साना छन्, अहिले दरबार रिजाउन सक्ने उनीहरूको उमेर पुगिसकेको छैन, तालिम गर्दैछु। त्यही बेला ठुलीद्वारे जो तारले बेरिएका सिसी लिन ढुकुटीमा गएकी थिए आइपुगी र बडा महारानीको सामुन्ने 2 सिसी राखिदिए। ती सिसी देख्ने बित्तिकै फ्रेन्च हुस्की जङ्गबहादुरले चिने। आश्चर्य, उनले भने, मैले यहाँ चढाई पठाएको फ्रेन्च हुस्कीका सिसी यिनै हुन्। राजा पनि जिल्ल परे। शाहजादी कहाँबाट जगत जङलाई बक्सिस पठाएको हुस्की फेरि दरबारभित्र कसरी आइपुग्यो भन्ने बारे त्यहाँ कुरा हुन थाल्यो। युवराजा धीराजले आफू कहाँ राख्नु पठाएको कुरा महारानीलाई याद थियो, तर युवराजा धीराजले कहाँबाट प्राप्त गरे भन्ने बारेको रहस्य उनलाई पनि जानकारी नभएकोले जिल्ल परिन्। सरकार ठूलेद्वारेले अघि सरेर भने, ती दुई शिशी प्रधानमन्त्रीका छोरीहरूले युवराजा धीराज कहाँ चढाइ पठाएका थिए। त्यो बहुमूल्य चीज भएको हुनाले युवराजा धीराज सरकारबाट यहाँ बडा महारानी कहाँ राख्न पठाइबक्सेको। यी शिशीहरू फ्रान्सबाट उपहार स्वरूप थापाथली आइपुगे। थापाथलीबाट राजदरबार चढाइ पठाइए। राजदरबारबाट प्रेमपूर्वक मनहरामा बक्सिस गयो। मनहराबाट राजदरबारमा पुनः प्रेमपूर्वक सौगात चढाइ पठाइयो। यी शिशी यसरी हाताहात नाचेकोमा राजा रानी दङ्ग परिहाँसे अनि हाँस्दै, जङ्गे, तैले तेरा छोरीहरूको उमेर पुगेको छैन भन्थिस्, तर तिनीहरूले युवराजा धीराज कहाँ चढाइ पठाएका यी सौगातबाट कुरा बुझिन्छ कि तिनीहरूको विवाह योग्य उमेर पुगिसकेछ भनेर राजाले हाँसो गर्न लागे। फ्रेन्च हुस्की खुल्यो। सरकार जीवनार नहोस्, रानीले भनिन्, अघि पनि जीवनार भइसकेको रहेछ। पिउने कि नपिउने भन्ने विचारले राजाको दुई मन भइरहेको थियो। जङ्गबहादुरको मुखबाट तुरन्त वाक्य निस्क्यो, रक्सीले केही खराब गर्दैन सरकार, यसले प्यास मेटाउँछ, पाचन शक्ति बढाउँछ, शरीरको मांस पेशी पुट्ठामा शक्ति पैदा गरिदिन्छ, मनको नियास्रो हराउँछ, रगत सफा गरिदिन्छ, कलेजो खखाल्छ, बुढौली हटाएर ठिठौली बनाउँछ, जिउ चङ्गा हुन्छ, यसले आयुको पनि वृद्धि हुन्छ, यो जति पी बक्सिन्छ उति असल। राजाले ढोकातिर फर्केर चलिरहेको प्रसंग अन्त्यतिर मोड्न खोजे। बाहिर को छ? सोमनाथलाई माथि बोला। हस सरकार, भनेर बाहिरबाट पाँच छवटी चाकर नै त्यहाँ देखा पर्न आए अनि राजालाई दर्शन गरेर सोमनाथले बोलाउन तल ओर्लिए। जङ्गे, राजाले प्रधानमन्त्रीतिर हेरेर भने, बेलायतको गफ गर। सरकार आधी गिलास भुइँमा राखेर जङ्गबहादुरले कुरा झिके। बेलायतमा प्रधानमन्त्री सागको पात फेरिएको जस्तै बराबर बदली भइरहँदा रहेछन्। त्यस्तो फितुलो राजकाज गरेर त्यहाँका शासकहरूले कति दिन महारानीबाट जस पाउन सक्ने हुन्? मलाई व्यवस्था ठिक लागेन। त्यो कुरा तैले त्यहाँका प्रधानमन्त्रीलाई सम्झाइनस्। महाराज, तिनीहरू मेरा कुरा के सुन्थे? झन उल्टो, तिनीहरू यहाँ नेपालमा पनि बेलायतको जस्तो शासन पद्धति शुरू गर्न भने सधैँ मलाई सल्लाह दिन्थे। किन? राजाले चाख मानेर सोधे। भीमसेन थापा र माधवर सिंहको प्रधानमन्त्रीत्वमा गोरा जातिलाई एसियाबाट धपाउने सधैँ योजना हुन्थ्यो, तर परिस्थितिले गर्दा जङ्गबहादुरको शासनकालमा ठिक त्यसको विपरीत अंग्रेजसित घनिष्ठ मित्रता कायम भयो। नेपालको यो वैदेशिक नीति अंग्रेजलाई लाभदायक भयो र नेपालको अंग्रेजसित मित्रता बढ्दै गयो। त्यसै हुनाले भिक्टोरिया महारानी लगायत बेलायतका सबै उच्च कर्मचारीहरूले नेपालमा संसदीय प्रजातन्त्र व्यवस्थाको प्रारम्भ गर्न सच्चा सल्लाह दिएका थिए, तर त्यस कुराको जङ्गबहादुरले महत्व बुझ्न सकेनन् र कुहिरोको काग जस्तै भएर जिल्लिएका थिए। त्यसै हुनाले अंग्रेजले जुन शब्दले त्यो सल्लाह प्रदान गरेका थिए उनले त्यही शब्द र वाक्यद्वारा राजाको समक्ष छोटकरीमा दोहोर्याउन थाले। नेपालको राजनीतिक व्यवस्था खतराले खाली छैन रे। यस व्यवस्थाले मेरो र मेरा सन्तानको नाश हुन सक्दछ अनि राजाको पनि कल्याण हुँदैन भनेर तिनले ठोकुवा गरे। सरकार, राजाको कल्याण हुँदैन भनेको सुनेर रानीको मुख अध्यारो भयो। जङ्गबहादुरले पनि अंग्रेजले यो सल्लाह दिएकामा तिनीसित चित्त दुखाएका थिए, अहिले पनि दिगदार देखिए। राजा पनि अरू कुनै कल्याणकारी उपाय सोच्नका निम्ति मन र मस्तिष्कलाई काममा लगाएर आफू मौन रहे। त्यही बेला पण्डित सोमनाथ देखा पर्न आइपुग्यो र स्वस्ति गर्न थाल्यो। क्या हो सोमनाथ, अंग्रेजले नेपालमा पनि उनीहरूको देशको जस्तो राजनैतिक प्रणाली लाद्न खोज्दा रहेछन्, यसको के तात्पर्य हो? सरकारबाट अप्नाइबक्सेको सफल वैदेशिक नीतिको फलस्वरूप अंग्रेज जातिबाट प्राप्त भएको यो निष्कपट सल्लाह हो। सरकारबाट यसको कदर गरिबक्सनु पर्दछ महाराज। महाराजलाई चित्त बुझेन। तिनीहरूका कमारा हौ र, महारानीले पनि मन नपराएर बोलिन्, तिनले जसो भन्छन् हामीले उसै गर्नुपर्ने। कुनै अनुभवी व्यक्तिले कसैलाई शिक्षा दियो भने त्यो शिक्षा प्राप्त गर्ने मानिस कमारो हुन सक्दैन, बरु भविष्यमा त्यस मानिसले बढी अनुभव प्राप्त गरेर आफै प्रसिद्ध शिक्षक बन्न सक्दछ भन्ने सोमनाथसित तयारी उत्तर थियो। तर त्यसो गर्नाले रानीलाई ओठे जवाफ गरेको जस्तो पर्न जाने भएकोले सोमनाथ बोल्न सकेन, खालि हात जोडेर उभिएर, यो पण्डितको मनसाय मैले सबै बुझिसकेको छु सरकार, जङ्गबहादुरले हाँस्दै बोले। ममाथि अंकुश हाल्ने, सरकार बाँधी बक्सेपछि नेपालमा भाँड भैलो चलाउने यिनको दाउ हो, अरू कुनै कुरा होइन। सरकार यिनी चाहन्छन् बेलायतको जस्तो भाँड भैलो र उच्छृङ्खल राजनीति। प्रधानमन्त्रीको भनाइमा राजा रानीलाई चित्त बुझ्यो र हाँस्न थाले। सोमनाथको विचार ठिक जङ्गबहादुरको भनाइको विपरीत थियो। संसद गठन भएपछि आज राजामाथि जुन नैतिक बन्धन छ त्यसबाट मुक्त भइबक्सन्छ भन्ने। तर पण्डितले जसरी महारानीको विपरीत बोल्न सकेन त्यसरी प्रधानमन्त्रीसित पनि राय बजाएन, चुप लागेर उभिएर। राजकाज विषय गफ निकै बेर चल्यो। त्यस विषय धेरै छलफल गरिरहनुमा राजाको भित्री उद्देश्य थियो जगत जङलाई जङ्गबहादुरको पदको पहिलो उत्तराधिकारी घोषित गर्ने उपाय पत्ता लगाउनु। जङ्गबहादुरको अर्कै दाउ थियो कास्की र लमजुङको श्री तीन महाराजको पदवी प्राप्त गर्ने। सोमनाथ चाहन्थे नेपालमा कानूनी शासन पद्धतिको स्थापना अर्थात ठिक बेलायतको जस्तो शासन पद्धति आरम्भ गर्ने। यी तीनै व्यक्तिले आफ्नो मनको इच्छा प्रष्टसित प्रकट गर्न सकेनन्। त्यसैले जङ्गबहादुरको बेलायतमा स्वागत भएको गफ चल्यो, कहिले रणबहादुर शाहको हत्या भएको कुरा उठ्यो, कहिले बेलायतमा दुई शताब्दीसम्म राजा प्रजाको बीचमा संघर्ष भएको र अन्त्यमा संसदीय प्रजातन्त्र प्रणालीको शुरूआत भएदेखि त्यहाँ शासन व्यवस्था सुचारू रूपले चल्दै आएको अनि बेलायतमा विकास भएको कुरा उठ्यो। जापानको पनि करिब बेलायतसित मिल्दोजुल्दो इतिहास थियो, त्यस विषयमा पनि कुरा चल्यो। अरू धेरै युरोपका देशहरूको इतिहास पनि सोमनाथले सुनायो। आखिरमा आएर जङ्गबहादुरलाई श्री तीन महाराजको पदवी प्रदान गरेपछि राजा जङ्गबहादुर र सोमनाथ यी तीनैजनाको मनको भित्री आकांक्षा पूर्ति हुने सम्भावना देखिन आयो। जङ्गबहादुरले श्री तीन महाराजको पदवी पाएपछि उनको मनको इच्छा पूरा हुने भइहाल्यो। राजा सुरेन्द्र जगत जङलाई जङ्गबहादुरको पहिलो उत्तराधिकारी बनाउन चाहन्थे, तर प्रधानमन्त्रीको छोरा उत्तराधिकारी भएको कति पनि इतिहास पाइएन। अब जङ्गबहादुरलाई महाराजको पदवी प्राप्त भएपछि जगत जङ स्वत जङ्गबहादुरको पहिलो उत्तराधिकारी हुने भइहाले, किनकि महाराजको छोरा उत्तराधिकारी भएको सर्वत्र इतिहास थियो, अन्तर्राष्ट्रिय नियम र प्रचलित कानून थियो। यसरी राजाको इच्छा पनि जङ्गबहादुर महाराज भएपछि पूरा हुने भइहाल्यो। श्री पाँच र श्री तीनको आदरणीय सिंहासन राजकीय झमेलाबाट अलग राखेर संसद खड़ा गर्ने उपाय सोच्न सजिलो पर्छ भन्ने सोमनाथले पनि आशा गर्यो। अब जङ्गबहादुर श्री तीन महाराज हुने भएपछि युवराज त्रैलोक्यका पत्नीहरू पनि महाराजकी छोरीहरू हुने भए, शाहजादीहरू पनि महाराजकै घरानामा विवाह भई जाने भए। यसले गर्दा जङ्गबहादुर श्री तीन भएकोमा श्री पाँच बडा महारानी पनि खुशी भइन्। यसरी जङ्गबहादुरले महाराजको पदवी पाउने भएकोमा सबै खुशी भए। जङ्गबहादुरले कास्की र लमजुङका महाराजको पदवी पाए, श्री तीन भन्ने र आफ्नो थर पनि राणा घोषित गर्ने भए। यही खुसियालीमाथि झन खुसियाली थप्नको लागि जगत जङ र शाहजादीको विवाह हुने पक्का पक्की तय भए। फ्रेन्च हुस्कीको दुवै सिसी रित दिए। तिब्बतबाट नेपाली पल्टन फर्किएपछि जगत जङ र जेठी शाहजादीको विवाह हुने निर्णय भए अनुसार ती दुईको आज शुभ विवाहको दिन थियो। जन्ती प्रस्थानको समय ठिक भयो। जुलुसमा पहिले काठका पुतलीका ताती डोर्याइए अनि बाजाको तालमा महाकाली र देवी नाच उफ्रदै गए। बाजा गाजा थियो, सांस्कृतिक नाच, त्यसपछि फौज झड्यो। जुलुसको बीचबीचमा हौदासहित सिंगारिएका हात्ती र घोडचडी रिसल्ला थिए अनि एक बग्गीमा कलश कलसौडी र अरू बग्गीमा मडौलीहरू थुप्रिए। प्रत्येक बग्गीमा बसेका मडौलीका बेग्ला बेग्लै रंगका लुगा देखिन्थे। अत्यन्त राम्ररी सिंगारिएर चाँदीको हौदा कसिएको हात्तीमाथि दुल्हा चढे। दुल्हाको हात्ती पछाडि एक टुकुडी सैनिक राखिए। त्यसको पछाडि हात्तीको ताँती लाग्ने भयो अनि ब्यानबाजा र झाउकिरी बाजाले स्थान ग्रहण गरे। ठिक त्यसको पछाडि शिवप्रसाद नाम गरिएको प्रसिद्ध अग्लो हात्तीमाथि श्री तीन महाराज जङ्गबहादुर, जर्नेल धीर शमशेर, जर्नेल बबरजङ र गुरूज्यू विजयराज थिए अनि 500 फौज पछि लाग्यो। प्रत्येक हात्ती र बग्गीको बीचबीचमा 1-200 सशस्त्र सैनिकको नियमित गति थियो। बाँकी फौज पछि लाग्न तयार पर्यो। दुलालाई ब्यान्ड र तोपबाट जर्नेली सलामी दिइएपछि सम्पूर्ण जुलुस छिड्यो। त्यो जन्ती हेर्नका निम्ति काठमाडौँ उपत्यका र पहाड़ मधेसका हजारौं हजार नरनारी काठमाडौँ मूल सड़कका दुवै किनारामा दुई दिन अघिदेखि भीड़ लागेको थियो। जय महाराज भनेर ती दर्शकको असंख्य ठूलो भीड़ले अभिवादन गरेर जङ्गबहादुरमाथि आफ्नो असीम भक्ति प्रकट गरेको आवाज चारैतिर गुन्जियो। महाराज जङ्गबहादुर स्वभावैले हाँस्न जान्दैनथे। उनी सधैँ सशंकित, सतर्क र भयभीत देखिन्थे। तर बेलायतको भ्रमणबाट फर्केर नेपाल आएपछि उनी बेलायतको सभ्य सिको टिपेर नेपालमा जनसमक्ष मुस्काउन थालेका थिए। अहिले पनि त्यो अपार जनसमूहबाट निस्केको स्तुतिमय जय ध्वनिलाई स्वीकार गर्ने उद्देश्यले उनी मुसमुसु हाँस्दै हात्तीको चालमा अघि लम्किँदै गए। तर अधिनायकवादी कठोर आत्मसंयम र प्रजातान्त्रिक सद्भावनाको प्रेमपूर्ण आकृति मिल्दोजुल्दो नहुने भएकोले जङ्गबहादुरको मुखमा देखा परेको मुस्कान सच्चा भावना व्यक्त गर्ने सार्वलौकिक मधुर मुस्कान नभएर एक अधिनायकवादी मनको कठोरता प्रकट गर्नका निम्ति अहंकार ओकलिन लागेको घृणित मुखाकृति जस्तो देखिएको थियो। समझदार पारखीको लागि मात्र त्यो प्रष्ट थियो, सर्वसाधारणले थाहा पाउन सक्दैनथे। त्यस बेलाको अशिक्षित समाजले यी सबै नक्कली देखावटी र बनावटी कुराका सूक्ष्म रूपले केही याद गरेन। महाराज मुस्काएको देखेर सबै खुशी भए। महाराजका स्तुतिगान गर्नमा सबै तल्लीन थिए। यसरी बढाई र बाछ्य बाजाको तालमा नियमित गतिले हिँडेको जन्ती चार घण्टामा राजदरबार भित्रियो। दरबारमा सबै मानिस हाँसी खुसी प्रसन्न चित्त थिए। सबै भोज खान लागे। भोलिपल्ट दुलालाई लिएर युवराज अधिराज त्रैलोक्य र नरेन्द्रले ठूलो बैठकमा प्रवेश गरे। दुलालाई हेर्नका निम्ति भद्र महिलाको व्याप्त भीड़ थियो। तछाड मछाड पर्यो। एकछिनपछि सबै दुलाको सामुन्ने पुगे। जर्नेले पगडी लगाएका जगजङ दुलाको वेशभूषामा अत्यन्त सुकुमार देखिएका थिए। अर्को कक्षबाट एक हुल महिलाले दुलहीलाई डोर्याएर त्यही ल्याए। श्रीपाँच शाहजादी, जगजङको बामाङ्गी, जीवनभर मेरी प्रेयसी। यही हर्षले जगजङको श्वास बढेर आयो। शरीर काँप्यो, नेत्र तरंगित भए, हडबडाए, मुखको पसिना पुछ्न थाले। शाहजादीका पनि प्रेम, तर्पण, चिन्ता र नैराश्यका दिन मिलाए। जीवन डुंगा अब मझधारबाट निक्लिसकेको थियो। त्यसलाई ख्याउने अब आफ्नै समीपमा भएकोले अब किनारा पनि धेरै टाढा थिएन। घुम्टुभित्र दुलैको हैसियतले घोप्टेकी शाहजादीको मुख स्पष्ट देखिँदैनथ्यो। खाली उनी कहालिँदै रोएकी सबैले सुने। नरो नानी भन्दै आमा बाबुले राजपुत्रीलाई फुल्याउन थाले। राजपुत्री झन कुणी नलागिन्। दरबारका सबै मानिसका आँखामा आँसु आयो। राजा रानी पनि रुन लागे। सबै रोए। दुला दुलैलाई यज्ञमा लगियो र होम र वैदिक ऋचाबाट विवाहको विधि शुरू भयो। हिजो जगजङलाई लिएर आएको जन्तीको जुलुस आज दुलान फर्काउने जुलुसमा पनि भाग लिन तयार भयो। हिजोको जुलुसमा भन्दा आजको जुलुसमा स्वभावैले बढी जनसंख्या देखियो। श्रीपाँच युवराज धीराज त्रैलोक्य र नरेन्द्र विक्रम पनि त्यस शाही जुलुसमा सम्मिलित भएकाले सुनमाथि सुगन्ध थपिएको जस्तो गरेर त्यो जन्ती फर्काउने जुलुसको रौनक बढ्न गयो। नेपाल अधिराज्यका सबै फौज, पुलिस र निजामती कर्मचारीलाई त्यस जुलुसमा भाग लिन थप उर्दी थियो। भाई भारदारको अतिरिक्त सन्त, महन्त, साहु महाजन, गुरु पुरोहित र प्रतिष्ठित सबै भलाद्मी त्यस जुलुसमा भाग लिनका निम्ति बोलाइएका थिए। जनसाधारणको लेखै भएन। देश विदेशका राजा रजौटाहरू पनि निम्ताइएकोले अंग्रेज राजदूत पनि आए। राजदूतले 500 हात्तीमाथि दाइजो जाने माल सामान लादिएको देखेर आश्चर्य मान्दै औंला टोके। उनकी पत्नी त्यसरी नै खुसी भइन्। यो अंग्रेज दम्पतिको उपस्थिति पनि तमासेहरूको लागि विशेष आकर्षणको विषय थियो। अर्को हेर्न लायकको चीज थियो झण्डावाल नौ घोडे साले बम बग्गी, जुन बग्गी फ्रान्सबाट बनेर आएको थियो। त्यसमा लागेका घोडाहरू अस्ट्रेलियाबाट झिकाइएका थिए। यस्तो उत्कृष्ट बग्गी पनि पूरा सजधजका साथ सवार र सहिस लगायत सबै राजपुत्रीको दाइजोमा पठाइन तयार भयो। त्यस बग्गीभित्र बसेका धाई सुसारे र मडौलीहरूले हालेका हजारौं थरी अत्तरको चर्को सुगन्धले गर्दा ढल र नालको निकास नबनेको सधैँको दुर्गन्धी काठमाडौँ पनि आज मकमक गम्किन थाल्यो। दुला दुलै सुनको हौदामाथि चढे। दुला गम्भीर र अचल थिए, दुलही घुम्टोभित्र विरहले व्याकुल जुलुस हिँड्यो। लाखौं लाख जनसमूहको भीड़भित्र त्यो दुलहान फर्काइएको जुलुस हिँडेको जस्तो देखिँदैनथ्यो, बगेको जस्तो प्रतीत भयो। सागर, महासागर बहेको जस्तो देखियो। मध्य दिनमा हिँडेको त्यो जुलुस किसिम किसिमका सयौं स्वागतद्वारलाई पार गरेर सूर्य अस्त हुने केही समय अघि मात्र मनहरा ढोकामा भित्रियो। सबै काममा बेफुर्सद भए। दोला दुलैलाई मात्र बैठक कक्षमा एकछिन आराम लिन मौका दिइयो। शाहजादी घुम्टोभित्र छोपिएर आएकी हुनाले बाटोमा सिंगारिएको सजधज र स्वागतद्वारहरू राम्ररी देख्न पाएकी थिएनन्। त्यो रमणीय दृश्य देखाउने हेतुले लोग्नेले स्वास्नीलाई दूरबीनद्वारा काठमाडौँमा भइरहेको चहल पहल हेर्न अनुरोध गरे। तर दुलहीको भेषमा रहेर घुम्टोभित्र रोइरहेकी राजपुत्रीले दूरबीन हेर्न लाज मानिन्, शरमले इन्कार गरिन्। जगतले पनि धेरै अनुरोध गरेनन्, बरु आफैले नेपाल खाल्टोलाई दूरबीनभित्र हेर्न थाले। रातो कपडामा जगजंग र शाहजादीको चिरायुको काम नगरेर जय लेखिएका दूरबीनमा देखा पर्यो। यसरी काठमाडौँको तीनै शहर हर्ष र उल्लासमा मग्न थिए। यो आफूप्रति नेपाली जनताको चिरस्मरणीय सहानुभूति देखेर जगजंग साह्रै खुसी भए। आफ्नो बाबुले बसालेको राजनैतिक पद्धतिका उनी कट्टर समर्थक थिए। झन आज उपत्यकाभित्रका तीनै निवासीहरूले दर्शाएको आफूप्रतिको भक्तिलाई उनले जंगबहादुरको सफल राजनीतिको देन भनी ठाने, अनि उनले दूरबीनलाई मनाहरा नजिकैको ठिमी गाउँतिर घुमाए। त्यहाँ पनि ठिमेलीहरूले दुईवटा रातो तोरणको कपडामा ठूल्ठूला अक्षरले जगजंग र शाहजादी राम र सीता हुन् भन्ने प्रशंसा लेखेर दुला दुलहीको दीर्घायुको मंगल कामना गरेका थिए। त्यो देखेर जगजंग झन खुशीले मुक्त भए। यो खुशियाली बाँड्नको लागि जगजंगले शाहजादीलाई काठमाडौँ उपत्यका हेर्न पुनः नम्र निवेदन गरे। यसपल्ट शाहजादीले लोग्नेको अनुरोध स्वीकार गरिन्। लोग्ने स्वास्नी साथी भएर दूरबीनद्वारा नेपाल खाल्टो हेर्न थाले। कान्तिपुर, ललितपुर र भक्तपुरको अतिरिक्त सम्पूर्ण नेपाल खाल्टो झिलिमिली र हर्षोल्लासपूर्ण थियो। सबै नेपाली भक्तिमा चुरलुम्मा डुबेका देखिए।
साह्रै दुख्यो बुबु, खपि नसक्नु भयो बुबु, लौ न दुख्यो, म उठ्छु, लौ न मर्न लागे भनेको, खपि नसक्नु भयो।
सरकार एकछिन उठी भक्सनु भएन, अलिबेर खपी भक्सियोस्, केही हुँदैन, किन डराई भक्सिएको?
जगतजंगसित जेठी शाहजादीको विवाह भएको वर्ष माइला शाहजादीको विवाह पनि जितजंगसँग भएको थियो। श्रीपाँच युवराजा धीराजले एकैसाथ दुईटी कन्या विवाह गर्नुपर्ने शाही परम्परा अनुसार युवराजा धीराज त्रैलोक्यको विवाह जंगबहादुरकी जेठी र माइली छोरीसित सुसम्पन्न भयो। नरेन्द्र विक्रमले साईली विवाह गरे। सबैभन्दा पछि वीर शमशेरको विवाह धन हजुरसित भएको थियो। यी सबै युगल जोडी मध्ये सर्वप्रथम जेठी शाहजादी गर्भवती भएकी थिइन्। आज उनलाई प्रसूति वेदना भइरहेको थियो। सधैँकी लज्जालु शाहजादीलाई आज प्रसव पीड़ाले निर्लज्जा पार्यो। उनको मुख रगत चुइएला जस्तो रातो भएर खुम्चिसकेको थियो। चार हात खुट्टा टेकेर रुन थालिन् अनि घोप्टो परेर चिच्याउन लागिन्। कन्या व्यथा शुरू भयो। यो व्यथा अनुभव नभएका स्त्रीहरू त्यहाँ उपस्थित भएमा प्रसूति वेदना लम्बिन्छ भन्ने अन्धविश्वासको प्रथा त्यहाँ प्रचलित भएकोले त्यस्ता काँचा स्त्रीको आगमन त्यस कोठाभित्र निषेध गरिएको थियो। त्यसैले धेरैजसो सुसारे ढोका बाहिर बसेर तुलबुलाइरहेका थिए। मालिकनीको पीड़ित अवस्था देखेर तिनीहरू पिरल लिएर हडबडाउन लागे। हडबडाएर पसिना काट्ने मध्ये जगतजंग पनि एक थिए। उनी निधारमा पसिना र मनमा स्त्रीको मायाले अधैर्य भएका थिए। चुरोटको लामो सर्को तान्न लागे। शाहजादीलाई प्रसूति वेदना भएको समाचार पाएर जंगबहादुर लगायत उनका भाइ छोरा भतिजा सबै मनहरा आए। मिनिस्टर एण्ड कमाण्डर इन चीफ जनरल बम बहादुर बिरामी भए तापनि शाहजादीलाई व्यथा लागेको समाचार सुनेर लट्ठी टेक्दै मनहरा दाखिल भए। त्यहाँको ठूलो बैठकमा श्रीतिन र उनका भाइहरू शाहजादीको स्वास्थ्यबारे चिन्तित भएर बसिरहेका थिए। साथै शाहजादीको पुत्र जन्मिन्छ कि भन्ने तिनको मनमा ठूलो आशा पनि थियो। पुत्री भएमा निराश हुनु स्वाभाविक भयो। बम बहादुरले त्यहाँ पुग्ने बित्तिकै शाहजादीको गाथमा अहिले कस्तो छ भनी जेबबाट घड़ी झिकेर समय हेरे। बिहानको ठिक 10 बजेको थियो। कन्या व्यथा शुरू भएको छ रे, जंगबहादुरले भाइलाई उत्तर दिए। बम बहादुरको उपस्थितिमा सधैँ तिब्बतको लड़ाईमा भएका उनका कटु अनुभवको व्याख्या शुरू हुन्थ्यो। अहिले पनि घुमाई फिराई त्यही कुरा चल्न थाल्यो। स्वास्थ्य मानिसका निम्ति यो समय हामी लोग्ने मानिसलाई युद्ध फत्ते गर्नु जस्तै कठिन समय हो भनेर बमले त्यहाँको प्रसूति वेदनाको धुकचुकीको विषयलाई मोडेर तिब्बतको युद्धको गफमा परिणत गर्दै कुरा झिके। यसपल्टको लड़ाईमा भोटले हामीसित जोरी खोजेको चीनको मदतको आश्वासन पाएर रहेछ, तर चीनले भोटलाई उस्तो मदत गर्न सकेन। चीनमा आफ्नै घर कलह छ, जंगबहादुरले भने अरूलाई के मदत गर्दथे? के कुरामा चीनमा घर कलह उठेको? रणोदीपले सोधे। प्रजातान्त्रिक पद्धतिका निम्ति त्यहाँ राजा र प्रजाको बीचमा मनोमालिन्य छ, प्रजातन्त्र भन्ने वाक्य नेपालमा बिरानो थियो। श्मशान शान्ति छाएको नेपालमा त्यो उच्च पद्धतिको चासो कसैलाई थिएन। हुन त महापण्डित सोमनाथले प्रजातन्त्र व्यवस्थाको विश्लेषण जङ खलकका पहिले पनि स्वतन्त्र रूपसित गर्दथ्यो। झन जगत जङ र शाहजादीको विवाह भएपछि उसको धुन बस्न गयो। त्यो कुरा जङ्ग बहादुरलाई मन परेन र धेरै पटक पण्डितलाई झबारेका थिए। पछि डाँडा कटाएर मुगलान धपाइदिए। त्यसपछि कसैले उसलाई बोक्सो भन्न थाले, कसैले बौला। त्यही कुरा रणोदीप सिंहलाई सम्झना आयो र उनले जङ्ग बहादुरलाई सोधे, सोमनाथ साँच्चीकै बौला भएको हो कि या उसको भनाइमा कुनै तथ्य पनि छ? ऊ भन्दथ्यो, चीनमा उपयुक्त समयमा संसदीय प्रजातन्त्र व्यवस्थाको आरम्भ नभएकोले त्यहाँ राजा र प्रजाको बीचमा मनोमालिन्य छ, पछि त्यसले सशस्त्र क्रान्तिको रूप लिन पनि बेर लाग्ने छैन। नभन्दै सोमनाथले भनेको जस्तै नराम्रो वातावरणको सृष्टि हुन लागेको छ त्यहाँ। उसको भनाइ अनुसार चीनको जस्तो नराम्रो परिस्थिति यहाँ नआओस् भन्ने दृष्टिकोणले नेपालमा पनि राजनीतिक विकास हुनु अत्यन्त आवश्यक छ। के यो कुरा सत्य होला? सोमनाथको भनाइको भित्री उद्देश्य के हो? सोमनाथको नाउँ सुन्ने बित्तिकै जङ्गबहादुरको कञ्चट तातेर आउँथ्यो अचेल, साह्रै रिसाउँथे। अहिले पनि मेरो सामुन्ने त्यो बौला पण्डितको नाउँ नै नल्याऊ, उनले क्रोधमा तम तमाएर व्यङ्ग्यात्मक तरिकाले बोले। उसको भित्री उद्देश्य थियो यहाँ भाँड भैलो मच्चाउने। हाम्रो देशमा बेलायतको व्यवस्था आवश्यक छैन, हाम्रो माटोमा हाम्रै बुद्धिले काम गर्दछौ। सबै भाइले जङ्गबहादुरको विचारमा आफ्नो समर्थन जनाए। अरू भाइको त कुरै पर रहोस्, जङ्गबहादुरसित बेलायत गएका जगत शमशेर र धीर शमशेर जसलाई बेलायतको प्रतिष्ठित प्रधानाचार्यहरूले प्रजातन्त्र पद्धतिको लाभदायक पक्षमा प्रशस्त जानकारी दिएका थिए, त्यस्ता कुरा कानभरि सुन्ने दुई शमशेर भाइले पनि जङ्गबहादुरको कुरा काटेर प्रजातन्त्रको सही व्याख्या गर्न आवश्यक देखेनन्। बेलायतमा जङ्गबहादुरलाई उनका व्यक्तिगत मित्रहरूले नेपालमा प्रजातान्त्रिक व्यवस्था प्रवर्तन गर्नाले तिम्रो इतिहास सुवर्ण अक्षरले लेखिनेछ भनेका थिए। त्यही कुरा उनलाई अहिले सम्झना भयो र किन तिनले त्यस्तो सल्लाह दिए होलान् भन्ने विचारले महाराज घोरिरहे। जनतालाई राजनैतिक स्वतन्त्रताबाट वञ्चित गरेमा तिनको मस्तिष्क सुन्ने हुन्छ अनि ती मूर्ख हुन्छन्, स्वार्थी र भ्रष्टाचारी, एक मित्रले भनेका थिए। त्यो कुरा सम्झेर जङ्गबहादुर मनमा नै खिसेका हाँसे। त्यो गिजाउने हाँसो थियो, असन्तोष प्रकट गर्ने चित्त नबुझेको हाँसो। त्यस्तो अनाडी जनता देश र समाजका निम्ति घातक सिद्ध हुन्छ, अर्को मित्रले भनेका थिए। त्यो कुरा सम्झेर जङ्गबहादुर झसङ्ग भए। उनी कहिले मुसुक्क हाँस्न लागे, कहिले डराएर झस्कन थाले। सबै भाइ चुप थिए। त्यही बेला सामुन्नेको ढोकाबाट महापण्डित भुवनेश्वरले भित्र बैठकमा प्रवेश गर्यो। ऊ भूपु महापण्डित सोमनाथको रिक्त स्थानमा हालै मात्र नियुक्त भएकोले जङ्गबहादुरसित बहुतै अनुग्रहित थियो, चापलुसीमा निपुण। त्यसैले टाढैबाट हात जोडेर भन्यो, जरसा पैदा भई बक्सियो महाराज। शाहजादीको पुत्र जन्मिएको शुभ समाचार सुनेर जङ्गबहादुरको खुसीको सिमाना रहेन, सबै भाइ रमाए। एकछिन अघि मात्र त्यो घरभरि शाहजादीको स्वास्थ्यबारे धुकचुकको वातावरण थियो, अहिले हर्षले आहाल खेल्यो, सबै खुसीले प्रफुल्लित देखिए, हर्ष प्लावित भए। यो खुसीको खबर राजदरबारमा पुर्याउन वीर शमशेर खटिए। शाहजादीलाई व्यथा लागेको समाचार सबेरै राजगृहमा पुगिसकेकोले शाही परिवार मनहरा आउने तर्खरमा थिए। कोही लुगा झिक्न लागे, कोही गहना मिलाउन थाले, कोही सिंगार पार्न बसे। त्यही बेला शाहजादीको पुत्र जन्मिएको शुभ समाचार लिएर वीर शमशेर त्यहाँ पुगे। यो खुश खबरी आउन साथ श्रीपाँचको दरबारमा पनि मनहरा ढोकामा जस्तै हर्ष नाच्न लाग्यो। त्यहाँ भएका सबैको मनमा बसन्तको बहार आयो, सबै रमाए, सबै खुसीले मगन भए। आफ्ना प्रतापी नरेशको प्रथम नातिको जन्म भएको खुसियालीमा राजभवनका कर्मचारीले राजा रानीलाई दाम राखेर दर्शन गर्दै हर्ष प्रकट गरे। त्यसै गरेर मनहरामा पनि हर्ष प्रकट गरिन लाग्यो। जगत जङले छोरा पाएको उपलक्ष्यमा बाबुआमालाई असर्पी राखेर ढोगी दिए। जेठा जर्नेली पगरी ल्याउन भन्। बाबुको आज्ञा मुताबिक जगत जङ जर्नेली पगरी लिन आफै गए। एकछिन अघि मात्र नाल बेडाइएका बच्चालाई श्रीतिन महाराजले जर्नेली पद प्रदान गरेकाले नवजात जर्नेलको सिरान निरै जर्नेली पगरी राखियो। श्रीतिनको नातिको हैसियतले होइन कि श्रीपाँचको नाति भएको नाताले बालक जन्मने बित्तिकै जर्नेल भए। नाति जर्नेल उसको उपनाम रह्यो। ढ्याङ ढ्याङ सहर छाउनीबाट नाति जर्नेलको फौजी सम्मानमा नौ तोपको जर्नेली सलामी हुन लाग्यो।
राजाको नाति जन्मेको खुशियाली मनाउन शहरका कुना काप्चा चारैतिरबाट मानिस रमाउँदै मनाएर आए। जङ्गबहादुर र जगत जङ्गलाई दाम राखेर रा भक्तिपूर्वक बधाई व्यक्त गरे।
नवजात जर्नलको मुख हेर्न आउनेको ताती पनि कम थिएन। अझ अनगिन्ती मानिसको भीड मनहराभित्र ओहिरो लागेको लागे थियो। मनहरामा त्यो चलपल थियो, उता काठमाडौँमा जर्नल जन्मिएको उत्सव मनाउनको लागि 36 घण्टाका निम्ति जुवा फुक्यो। 2 दिन अड्डाविदाको घोषणा भयो। धेरै कैदी जेल मुक्त भए। साँझ पर्ने बित्तिकै धूपदीपको तिहार।
काठमाडौँ उपत्यकाभरि चारैतिर जगमगाहट, बत्तीले झिलिमिली, रात पनि दिन जस्तै उज्यालो प्रतीत गराउने हेतुले सबै कौशी र बार्दली, झ्याल र कार्नेसमा मानिसहरू बत्ती बाल्ने काममा तखरिन लागेका थिए। अहिले दिनको 12 पनि बजेको थिएन, आधा भन्दा बढी काठमाडौँका घरहरूमा दीप पिलपिलाउन थालिसकेका थिए। मनहराको मूल सड़कमा धुलो उडेको देखियो। त्यो दृश्य देख्ने बित्तिकै जङ्गबहादुरका बाबु छोराले श्रीपाद सुरेन्द्र विक्रम शाहदेवको लावा लस्कर सहित आफू कहाँ पदार्पण हुन लागेको हो भन्ने स्पष्ट थाहा पाए। राष्ट्रनायकको स्वागतार्थ जङ्गबहादुर हतारिँदै तलवरले अनि सबै जहान परिवार भाइ छोरालाई लिएर मूल चौकमा पुगे। श्रीतिन बडा महारानी अर्थात मैया महारानी र सबै महिला दलानमा बसे। पुरुष जति आधा बाटोसम्म राजपरिवारलाई स्वागत गर्न गए। मनहराको पुलदेखि जङ्गबहादुरले लाभा अबीर फूल छर्कँदै नेपाल नरेशलाई सिन्दूर जात्रा गर्दै मनहरा ढोकामा भित्र्याए। दलानको ढोकामा श्रीपाँचको सालेबम बग्गी रोकियो। सर्वप्रथम श्रीपाँच सुरेन्द्र ओर्ली अनि युवराज धीराज त्रैलोक्य र नरेन्द्र, त्यसपछि श्रीपाँच बडा महारानीहरू र नरेन्द्रकी महारानी ओर्ले, श्रीपाँच युवराकीहरू सबैभन्दा पछि भए। श्रीतिन बडा महारानी अर्थात मैया महारानी र जगत जङ्की आमा श्रीतिन महारानीले शाही पाहुनालाई पूजा गरेर भव्य स्वागत गरे। श्रीपाँच बडा महारानीहरू सुनको तामदानमा विराजमान भएर घरको माथिल्लो चोटामा उक्ले। श्रीपाँच महाराजा धीराजको सवारी चलाउनका निम्ति मखमली काठी कसिएको छाते अघि सर्यो। त्यो छातेलाई पर पन्छाएर जङ्गबहादुर आफै श्रीपाँच सुरेन्द्रलाई बोक्न तम्सिए। आफ्नो लोग्नेको चाल देखेर मैया महारानी जिल्ल परिन्। आमै यो महाराज के भएको भनेर उनले जङ्गबहादुरलाई गाली गरिन् र हाँस्दै लोग्नेलाई थालेको काम गर्न नदिनको लागि सकेसम्म कोसिस गरिन्। हट्नुहोस् महाराज, सुरेन्द्रले भने, म सम्धिको बुई चढ्दिन, पाप लाग्छ। सुरेन्द्र पैदलै अघि बढे। श्रीपाँच महाराजा धीराजबाट 1,00,000 रुपियाँको, युवराजा धीराजबाट 50,000को, श्रीपाँच बडा महारानीहरूबाट 38,000 का, दुई युवराकीहरूबाट 15,000 का चौसल्ला जगतजङ र शाहजादीलाई ओढाइयो। यसरी लगभग 10,00,000 रुपियाँ राष्ट्रकोषबाट मनहरा ढोकामा भित्रिने भयो। दिने र लिने सबै खुसीले गदगद थिए। जेठी शाहजादीलाई गए राती अचानक प्रसूति वेदनाले पीड़ित तुल्याएको र श्रीपाँच बडा महारानीको राम्रो स्वप्न आदि विषयमा त्यहाँ धेरै बेर गफ चल्यो। यस्तै कुरा हुँदाहुँदै राजाले आफ्नो सम्धीलाई सोधे, महाराज बाहिर जुवा फुकिसकेछ, हामी नखेल्ने?
सरकारको जसो हुकुम हुन्छ।
राजाको इच्छा मुताबिक उनको बिहानको भोजन त्यही तयार पार्ने र जुवाको खाल थाप्ने बन्दोबस्त हुन थाल्यो। यसरी निकै समय बित्यो। बैठकको ठूलो घडीमा 2 बज्यो। राजाको भोजनको समय भएकोले जुवा बन्द भयो। राजपरिवारका सबै सदस्य सदस्यले जिते, सधैँ जित्थे। जगतजङको त्यही इरादा थियो, जङ्गबहादुरको त्यही नीति थियो। त्यसमध्ये धेरै जित्नेमा युवराजा धीराज 1,00,000, धेरै हार्नेमा जङ्गबहादुर 2,00,000। भोजन सकिएपछि श्रीपाँचहरूबाट त्यहाँ खानेकुरा बनाउने बाहुन बाहुनी र अरू नोकर चाकर सबैलाई रूपियाँ बक्सिस हुन थाल्यो। सबै देखा पर्न आए, सबैले पाए। राजा रानी र जङ्गबहादुरका बाबु छोरा जेठी शाहजादी कहाँ पुगे। त्रैलोक्य र नरेन्द्र पहिले नै त्यस कोठामा उपस्थित भइसकेका थिए। जाउँ छोरी भनेर श्रीपाँच शाहजादीसित प्रेमपूर्वक विदाईको अनुरोध गरे। शाहजादीले केही उत्तर दिएनन्। उनको आँखामा आँसु देखियो। आजको दिनमा उनी खुशी भएर हाँस्नु पर्ने या लाजले मुस्काउनु पर्ने, यी दुवै थोकको विपरीत उनी रुन थालिन्। बाबुआमा, सासु ससुरा सबैले आश्चर्य मानेर शाहजादीको आँसुको कारण बुझ्न खोजे। छोरी किन रोयो?
सरकार किन रोइ बक्सेको?
बाबु र ससुराले एकैसाथ सोधे। शाहजादीले केही उत्तर दिएनन्। झन आँसु काड्न थालिन्।
नानी तिमी किन रोएकी?
जेठी कान्छी श्रीपाँचहरूले पनि पालैसित सोधे। छोरीको मुखबाट केही उत्तर झरेन, तर आँखाबाट आँसु झरेको झरै थियो। युवराज त्रैलोक्य उठेर दिदीको प्रतिनिधित्व गर्दै बोले,
ससुरा यानी जङ्गबहादुरको सेख पछि भिनाज्यू अर्थात जगतजङ श्री तीन महाराज हुनु पर्दछ। त्यसका निम्ति आज यहाँ रोलक्रम बाँधियोस् भन्ने दिज्यूको विन्ती चढाइरहेछ। त्यो न्यायोचित पनि हो बुवा। राजा रानीले प्रधानमन्त्रीको राय बुझ्नका निम्ति उनको मुखमा हेरे। जङ्गबहादुरको इच्छा भएको भए जगतजङ तुरन्त त्यहाँ प्रधानमन्त्री पदको पहिलो उत्तराधिकारी यानि कमाण्डर इन चीफ र मुख्तियार घोषित हुन्थे, तर त्यसो भएन। पृथ्वीराज श्री पाँच त्रैलोक्य, नरेन्द्र, जेठी शाहजादी र जगतजङ प्रति जङ्गबहादुरको गाढा स्नेह भए तापनि उनीहरूले जगतजङलाई श्री तीन महाराज र प्रधानमन्त्रीको पहिलो उत्तराधिकारी बनाउन खोजेको जङ्गबहादुरलाई मन पर्दैनथ्यो। यस विषयमा उनले राजकुमारहरूसित पहिले पनि राय बजाइसकेका थिए। अहिले पनि जेठी शाहजादीको आँसु र त्रैलोक्यको वकालत उनलाई निको लागेन। असन्तोषको रातो मुख लगाए। उनलाई बेलायतको राजनीतिक व्यवस्था बिल्कुल मन नपरे तापनि कहिलेकाहीँ आफ्नो देशमा परिआएको जटिल समस्या हल गर्ने तरिकाको उपाय पत्ता लगाउन मुस्किल परेको अवस्थामा उनी झट्ट बेलायतलाई सम्झेर त्यहाँको सल्लाह र मदतको आशा गर्दथे। त्यही बानी उनको जीवनको प्रत्येक पाइलामा दोस्रो प्रकृति जस्तै भएर बसिसकेकोले अहिले पनि उनलाई बेलायतको स्मरण भयो। त्यहाँका नेताहरूले उनको समक्ष प्रजातन्त्र व्यवस्थाको लाभदायक व्याख्या गर्दा जनताद्वारा शान्तिपूर्ण तरिकाले प्रधानमन्त्री चुनिने व्यवस्था तिमीले गरेनौ भने तिम्रा सेखपछि तिम्रो उत्तराधिकारी तरबारले निर्णय गरिनेछ। यतिसम्म पनि साफ शब्दमा भनेर उनलाई नेपालमा दोस्रो कोत पर्व हुने सम्भावना देखाएर तर्साएका थिए। त्यसै हुनाले जङ्गबहादुरले युरोप भ्रमणबाट फर्केर आएपछि उनको पहिलो उत्तराधिकारी जेठो भाइबाट भाइमा जाने रोलक्रम बाँधेर भविष्यमा आफ्ना भाइ छोरामा हिंसात्मक संघर्ष हुने भयंकर डरलाग्दो सम्भावनाको अन्त्य गरेका थिए, तर अहिले आफ्ना छोरा बुहारी र राजपरिवारको मिलोमतोबाट त्यो रोलक्रमको उल्लंघन हुन लागेको देखेर जङ्गबहादुर साह्रै विरक्त भए। उनको मुख पहिले रातो भएको थियो, अहिले कालो र निलो भयो। सरकार, उनले त्रैलोक्यलाई सम्झाउने उद्देश्यले बोले, मेरो पदको उत्तराधिकारी बन्नलाई दया र मायाले मात्र हुने कुरा होइन, यसका निम्ति अनुभव र योग्यताको पनि आवश्यकता छ। कसैले केही उत्तर दिन सकेनन्। जगतजङले श्रीपाद सुरेन्द्रको मुखमा आशाले हेरे। राजपरिवारका सबै सदस्यले पनि त्यही आशाले आफ्नो सर्वश्रेष्ठ थकालीको मुखमा हेरे, उनको विचार बुझ्न खोजे। अब नेपाल नरेशलाई आफ्नो इच्छा प्रकट गर्न बाध्य हुनु पर्यो। उनले कहिले पनि जङ्गबहादुरको इच्छा विरूद्ध बोलेका थिएनन्। अहिले बोल्नु परेकोले उनको कान रगत चुहिएला जस्तो रातो भयो। पसिना पुछ्दै बोले, सम्धी, हामीबाट हजुरको सेखपछि हाम्रा जेठा ज्वाई अर्थात जगतजङलाई श्री तीन बनाउन चाहन्छौ, यसका निम्ति के गर्नुपर्ने मिलाउनुहोस्। मेरा छोरा नानीहरू सबैको यही विचार छ। हो, त्रैलोक्यले नरम स्वरमा तर कसिएर बाबुको समर्थन गरे। श्रीपाद सुरेन्द्रको हुकुम जङ्गबहादुर सधैँ तुरन्त तामेल गरिहाल्दथे। अहिले गद्दी नसीन भएपछि मात्र होइन, सुरेन्द्र युवराज छँदैदेखि उनको इच्छा जङ्गबहादुरका निम्ति सधैँ शिरोपद थियो। उनको लहरी इच्छा पूर्तिको लागि जङ्गबहादुरले घोडासहित त्रिशुलीको पुलबाट हाम फालेका थिए। 12 वर्षे इनारमा पसेर खुट्टा भाँचे, काठमाडौँमा स्थापित धरहराबाट हाम फाल्न तयार परेका थिए, तर अहिले श्री तीनको उत्तराधिकारको रोलक्रम तोड्न तयार भएनन्। उनले माया, सबै मायाको माथि मेरो देश छ र राजभक्ति छ भनेर फन्केर बाहिर निस्किए। शासन सत्ता अब्जसको घर हो, त्यो अबगालको भाँडो राजाको हातमा पर्यो भने राज सिंहासनको लोकप्रियता लोप हुँदै जान्छ, अनि त्यो पवित्र संस्थाले जुन दैविक श्रद्धा आज प्राप्त गरेको छ भोलि गर्ने छैन भन्ने विश्वास जङ्गबहादुरलाई भएको हुनाले उनले श्रीपाँचका बाबु छोराको सामुन्ने देश र नरेशप्रति भक्ति प्रकट गरेको वाक्यमा चड्का आवाज थियो। त्यो आवाजको चड्कापनले नवजात जर्नलको निद्रा भंग भयो। तर्सेर रुन थाले। धाईले कोला कोला भन्दै जर्नलको सातो बोलाउन लागे। ताईको सातो गएको हो कि या नानी तर्सेको हो, सत्य कुराको याद कसैलाई भएन। तर कोला भन्दै धाई आँसु काट्न लागे। कहिले बच्चाको कहिले आमाको मुखमा हेरेर ऊ जोरसित रुन थाले। श्रीपाँचहरू पनि मनमनै हडबडाएका थिए। छोरी र नातिलाई आशीर्वाद व्यक्त गर्न बिर्सिएर जङ्गबहादुरको पछि लागे। मिनिस्टर एण्ड कमाण्डर इन चीफ जनरल बम बहादुर नियुक्त भइसकेकाले राजपरिवारको यो माग शक्तिको जोशमा गरिएको निरर्थक माग जस्तो देखियो। त्यसैले एकछिनपछि राजा र प्रधानमन्त्री दुवै होशमा आएर ठण्डा मिजाजले तत्सम्बन्धी कुरा गर्न लागे। श्रीदिन महाराज जंगबहादुरको पदको पहिलो उत्तराधिकारी उनको शेखपछि जेठो भाइमा जाने जुन रोलक्रम उनले बसालेका थिए त्यो कायम रहने भयो। तर त्यस उच्च पदको खानगी तलब 2,00,000 रुपियाँ पुर्ख्यौली उत्तराधिकारीको हैसियतले जगत जंगले पाउने भए। यसको फलस्वरूप श्रीदिन महाराजको र प्रधानमन्त्रीको काम, हाल हुकुमत, दर्जा, इज्जत, प्रभुत्व सबै जंगबहादुरको शेखपछि भमबहादुरले पाउने भए, उनी पछि कृष्णबहादुरले, यसरी भाइबाट भाइमा जाने भयो। तर त्यस उच्च पदको ठूलो जागिर जगत जंगको हात पर्ने भयो, उनी पछि नाति जर्नेलले पाउने भए। यसरी श्रीतिनको खानगी तलब छोराबाट छोरामा जाने भयो, काम एकातिर, माम अर्कोतिर हुने भयो। यसरी श्री पाँच र श्री तिनले बीच बाटोमा सम्झौता गरे। अनौठो सम्झौता, अव्यवहारिक सम्झौता, हाँसो लाग्दो सम्झौता। जस्तो सुकै सम्झौता भए तापनि यस सम्झौताले जगत जंगको वर्तमान सामाजिक स्थिति एक सतह माथि पुग्यो, भविष्यमा पनि उनको आर्थिक स्थिति बलियो हुने भइहाल्यो। यही दुई कारणले गर्दा जगत जंग यी सम्झौता भएकोमा बहुतै खुशी भए। राजा रानी पनि रमाए, सबै दङ्गदास परे। तर त्रैलोक्य र नरेन्द्रको मुख हाँसे तापनि भित्र मन हाँसेको थिएन, किनकि उनीहरूको राजनीतिक दाउपेच अनुरूप त्यो सम्झौता मिल्दोजुल्दो भएन। उनीहरूको इच्छा मुताबिक त्यो सम्झौता भएको थिएन, तापनि सबै दिनेर पाउने हाँसी खुसी भएको परिस्थितिमा ती दुई युवराजहरूले मात्र त्यस निर्णयको विरोध गर्नु सामयिक नभएकोले उनीहरूले पनि देखावटी हर्ष प्रकट गर्नु पर्यो र जगत जंगको नयाँ उपलब्धिमा उनलाई चौसल्ला ओढाएर सबै राजपरिवारले ठूलो सम्मान गरे।
ट्याङ ट्याङ काठमाडौँ छाउनीबाट जर्नेली सलामीको नौ तोप पड्किएर जगत जंगको नयाँ उपलब्धि बारेको प्रतिष्ठाको घोषणा भयो।
यो खुशीको खबर बिजुली चम्किएको जस्तो गरेर सम्पूर्ण काठमाडौँ उपत्यकाभरि एकैछिनमा फैलियो। अनि अघि भर्खर विदाबारी भएर घर गएका भाइ भारदार, साउ महाजन, सन्त महन्त जगत जंगलाई अभिनन्दन प्रदान गर्न पुनः मनहरा दाखिल भए। यी बधाई व्यक्त गर्न आउनेहरूमध्ये जंगबहादुरका भाइहरू बमबहादुर, कृष्णबहादुर, रणोदेव सिंह, जगत शमशेर र धीर शमशेर पनि थिए, जसको मुख हर्षले उन्मत्त, गौरवले प्रफुल्लित देखिन्थ्यो। उनीहरूले जगत जंगलाई मुग्ध कण्ठले बधाई व्यक्त गरेर उनको अत्यन्त प्रशंसा गरे। मिनिस्टर एण्ड कमाण्डर इन चीफ जनरल बमबहादुरले श्री पाँच र श्री तीन समक्ष यतिसम्म पनि निवेदन गरे, जंगबहादुरका शेखपछि श्री तीनको जागिर खानगी मात्र जगत जंगले पाउने होइन कि श्री तीनको मान, हाल, हुकुमत, दर्जा, इज्जत र प्रभुत्व सबै जगत जंगले पाउनु पर्दछ। जंगबहादुरको ज्येष्ठ पुत्रको हैसियतले जंगबहादुरको पहिलो उत्तराधिकारी हुनमा जगत जंगलाई जन्मसिद्ध अधिकार छ। बमबहादुरको यो भनाईलाई कृष्णबहादुर लगायत सबै भाइले एक स्वरले जोरदार समर्थन गरे। श्री तीन महाराजको तलब खानगी भविष्यमा जगत जंगले पाउने निर्णय भएकोमा जंगबहादुरका भाइहरूले, खास गरेर बमबहादुरले, चित्त दुखाउँछ कि भन्ने श्री पाँच र श्री तीनको मनमा सानो शंका थियो। तर अहिले त्यसको विपरीत जंगबहादुरका भाइहरूले जगत जंगको पक्ष लिएर उनलाई श्री तीन महाराज जंगबहादुरको पहिला उत्तराधिकारी घोषित गराउने तत्परता देखाएकोमा श्री पाँच, श्री तीन र अरू जान्ने सुन्ने सबै मनमनै जिल्ल परे। तर कसैले पनि मुख फोरेर आश्चर्य प्रकट गरेनन्। राजपरिवारका सबै दङ्गदास थिए। उनीहरूले मनहराको बुर्जाबाट खाली आँखाले काठमाडौँमा मनाइन लागेको उत्सव राम्ररी देख्न नसकिने भएकोले दूरबीन लगाएर नेपाल राजधानीलाई हेर्न थाले।
दूरबीनभित्र काठमाडौँ र वरपरका डाँडा काँडा उनीहरूको नेत्र दृश्यमा स्पष्टसित नजिकै देखा पर्यो। उज्यालो काठमाडौँ।
श्री पाँच र श्री तीनको परिवारको नजर र हातबाट अझ दूरबीन छुटेको थिएन। काठमाडौँ भन्दा धेरै पर टोखा, कपिलास, भीमढुङ्गा आदि स्थानबाट पनि मानिस खुशीले हाँस्दै, नाच्दै र बाजा बजाउँदै आजको हर्ष बढाईमा सामेल हुनलाई आउन लागेका देखियो। त्यो दृश्य अंग्रेज राजदूत, जो जगत जंगलाई बधाई व्यक्त गर्नको लागि उनको प्रतीक्षामा सुनौला बैठकमा बसेका थिए, लाई पनि देखाउने हेतुले माथि कौशी बुर्जामा बोलाइयो। जंगबहादुर चाहन्थे उनको शासन व्यवस्थामा जनता कत्तिको खुशी रहेछन् भनेर अंग्रेजको हृदयमा गहिरो छाप पार्न। राजदूतले कौशी बुर्जाबाट काठमाडौँलाई दूरबीन लगाएर हेर्न थाले। उनले जगत जंग र शाहजादीको तस्वीरमा माल्यार्पण भएको दृश्य हेरेनन्। ती तस्वीरमाथि नरनारीले भक्तिपूर्वक पूजा गरेको पनि गोरालाई यादै भएन। कही जगत जंगलाई नेपोलियन बोनापार्टसित तुलना गरेको प्रशंसा पर्चा टाँसिएको थियो, कही पृथ्वीनारायण शाहसित दाँजिएको थियो। सेतो, रातो र निलो कपडामा ठूल्ठूला अक्षर लेखेर जगत जंग र शाहजादी शिवशक्ति हुन् भन्ने लेखिएकोमा पनि अंग्रेजलाई केही महत्व भएन। कुनै कुराले पनि अंग्रेजलाई आकर्षण गर्न सकेनन्। उनी हेर्न चाहन्थे विश्वविद्यालय, सर्वोच्च न्यायालयमाथि नेपालको राष्ट्रिय झण्डा स्वतन्त्र र निष्पक्ष रूपले फरफराइरहेको, जल विद्युतका केन्द्रहरू, कपड़ा कारखाना र चिनी मिल। अनि उनी हेर्न चाहन्थे फलाम उत्पादन गर्ने भट्टीका चिम्नीबाट निस्किएको कालो धुवाको मुस्लो र पञ्चवर्षीय योजनाका नक्साहरू शहरभरि व्यापक रूपमा टाँसिएका आदि आदि। तर उनले यी कुनै कुराको त्यहाँ सानो स्वप्न देखेनन् र नेपालको अन्धकार भविष्यको चित्र उनको सामुन्ने दृष्टिगोचर भयो। अनि अन्धकारमा नेपालीहरूले बाटो बिराएर मदतका लागि कराइरहेका छन् कि भनेर राजदूतले चारैतिर कान थापेर सुने, तर कतै त्यस्तो रोदन र क्रन्दनका चितकार थिएन। जीवनयापन गर्नको लागि अनिवार्य वस्तुको उत्पादन गर्ने कारखानाहरू जुनमाथि उल्लेखित भएका छन्, सबको अभावको कारणले गर्दा सरकारको विरोधमा त्यहाँ कुनै विरोधी पक्षबाट जंगबहादुरको विरूद्ध प्रदर्शन हुन लागेको छ कि भनेर अंग्रेजले चारैतिर घुमेर हेरे। अन्नको अभावले धेरै चुला चिसा थिए, परिवार भोकै, तैपनि कुनै नेपाली असन्तुष्ट देखिएन। खाली पेट भए पनि सबै जंगबहादुरको जय मनाउँदै थिए। यो दृश्यले अंग्रेजलाई झन खिन्न तुल्यायो। उनले सोच्न लागे, नेपाल अधिराज्य एउटा पुलिस थाना जस्तो रहेछ, जहाँ कसैलाई न विरोध गर्ने अधिकार हुन्छ न हिम्मत। उनी अझ हेर्दै थिए। अंग्रेज राजदूतले हजारौं देवालय, शिवालय र चैत्यहरूको स्थापनाले गर्दा वैकुण्ठ जस्तो रमणीय र सफा सुग्घर राखिनुपर्ने पवित्र भूमिमा वैज्ञानिक तरिकाबाट ढल र नालको निर्माण नभएको हुँदा काठमाडौँलाई मलको थुप्रोमाथि बिष्टा पसारिएको जस्तो दुर्गन्धी र फोहर सहर देखे। उनी अझ हेर्दै थिए। सती र कमाराको नेपाल देखे, भूत प्रेत र बोक्सीको नेपाल, गुपचुप र षड्यन्त्रको नेपाल। उनी अझ खुब चाक मानेर हेरिरहेका थिए। महामहिम जंगबहादुरले भने, तपाईँले धेरै बेर काठमाडौँको चहल पहल हेर्नुभयो, के त्यस्तो विघ्न घत लाग्ने कुरा देख्नुभयो? बाबुको भनाई पद्मजंगले दोभाष्य भएर राजदूतलाई अंग्रेजीमा व्याख्या गरिदिए। महाराज, मैले जे हेर्न खोजेको थिएँ त्यो देखिन र धेरै बेर हेरिरहेको। के महामहिम? तपाईँका विद्रोहीहरूको सक्रियता। सबै हाम्रा समर्थक छन्, विरोधी कोही छैन यहाँ, अघि सरेर जगत जंगले उत्तर गरे। त्यही कुरामा जंगबहादुरको पनि जोरदार समर्थन भयो। महाराज, जहाँ विरोधीको कदर गरिँदैन त्यहाँ विरोधीलाई शान्तिपूर्ण तरिकाले सामना गर्ने सौभाग्य पनि हुँदैन। हाँस्दै राजदूतले बोलेका थिए, बोलिसकेर पनि हाँसे। उनको हाँस्नुको तात्पर्य थियो हाँसो गर्नु अर्थात् गिल्ला गर्नु। तर राजा र प्रधानमन्त्रीले सोझै अर्थ सम्झेर उनीहरू पनि हाँस्न लागे, सबै हाँसे। तर दूरबीनभित्र र अंग्रेजको प्रजातान्त्रिक स्वतन्त्र मस्तिष्कमा उही नेपालको चित्रण थियो, भोको डाङ्गो नेपाल, मुखको लाटो, आँखाको अन्धो र कानको बहिरो नेपाल, अशिक्षित नेपाल, अविकसित नेपाल। 25 महाराज, म बुढो बाहुनलाई ठूलो अन्याय पर्यो, धर्म अवतार इन्साफ पाऊ महाराज, साह्रै अन्यायमा परेको छु, इन्साफ होस् महाराज। को हो त्यो? त्यो बाहुनलाई झट्ट चिन्न सक्ने त्यहाँ कोही नभएकोले महाराज जंगबहादुरले तुरन्त उत्तर पाएनन्। एकछिनपछि एउटा बुढो बिचारीले गहिरो स्मरण गरेर निवेदन गर्यो, यो पण्डित हो, ठूलो विद्वान थियो, पछि बौलाह भयो अनि बोक्सु ठहरिएको हुनाले मुगलान थपाइएको थियो। उही दरबारको महापण्डित भएको सोमनाथ? महाराजले सोधे। यो कुरा बिचारीलाई ज्ञान थिएन र उसले केही भन्न सकेन, अरू पहिलेदेखि नै चुप थिए। त्यो निवेदकले अघि सरेर हात जोड्दै बोल्यो, हो सरकार, भिक्षुक सोमनाथ हुँ। प्रतिवर्ष मधेसका जंगल पुराना पहेला पात खसाल्थे, नयाँ हरिया पालुवाले सिंगारिन्थे। पहाड़का चुचुरामा पनि प्रकृतिको यस्तै नियम थियो। शीतकालमा ती पहाड़ी चुचुरा हिउँले सेतै हुन्थे र पछि फेरि वसन्तको बहार तिनमा खेल्दथ्यो। तर जंगबहादुरको उत्थान र रजगजका कथा सुन्दै सुनाउँदै आएका इतिहासका ती पुराना रूखहरू बुढा हुँदै ढल्दै जान लागेका थिए। त्यस्तै जर्जर अवस्था पुगिसकेको थियो महाराज जंगबहादुरको पनि। उनका सात भाइ मध्ये माहिला भाइ मिनिस्टर एण्ड कमाण्डर इन चीफ र मुख्तियार बमबहादुर परलोक भइसकेका थिए। साइला भाइ जनरल बद्रीनाथ सिंह पहिले नै प्रधानमन्त्री हुने रोल क्रमबाट हटाइएर पाल्पा पठाइएका थिए, त्यही उनको अन्त्य भयो। काइला भाइ जनरल कृष्ण बहादुरको पनि केही वर्ष कमाण्डर इन चीफ र मुख्तियार पदमा रही मृत्यु भइसकेको थियो। अहिले ठाइला भाइ जनरल रणोदेव सिंह कमाण्डर इन चीफ र मुख्तियारमा मनोनित थिए।
उनको रोल क्रम मुन्तिरका कान्छा भाइ जर्नल जगत शमशेर र सान नानी भाइ धीर शमशेर क्रमशः मुख्य जर्नल र पूर्वतर्फका कमाण्डिङ जर्नलको पदमा बहाल थिए अनि जगत जङको रोल क्रम थियो दक्षिणतर्फको कमाण्डिङ जर्नल। जगत जङ यो रोलमा चढेको एक सातापछि युवराजाधिराज त्रैलोक्यले वलीअहद महाराजको सम्माननीय ओजस्वी पद ग्रहण गरेका थिए। त्यो ऐतिहासिक दिनपछि पनि पृथ्वीले सूर्यलाई धेरै फेरा परिक्रमा गरिसकेकोले निकै वर्ष बितिसकेको थियो। श्री तीन महाराज जङ्ग बहादुर 60 वर्षका बुढा हुनुका अतिरिक्त रोगले पीड़ित थिए। बेलायतका राजकुमार सप्तम एडवर्डको साथमा नेपाल तराईमा आएका डाक्टर फेररले महाराज जङ्गबहादुरको स्वास्थ्य परीक्षा गरेर अब महाराजको आयु धेरै वर्ष छैन भनेर अन्त्य अवस्थामा उनले हुने कुलक्षणको पनि पूर्व सूचना दिएको थियो। डाक्टर फेररले गरेको भविष्यवाणी थाहा पाएको हुनाले जगत जङ्गलाई श्री तीन महाराजको पहिलो उत्तराधिकारी बनाउनका निम्ति श्री पाँच वलीअहद महाराज त्रैलोक्यले आफ्नो ससुरामाथि ठूलो दबाव दिन लागे। त्यति मात्र होइन कि अचेल वलीअहद महाराजको राजनीतिक आकांक्षामा सक्रिय तीव्रता बढेको थियो। जङ्गबहादुरको सेकपछि उनको रिक्त स्थानमा रोलक्रम अनुसार रणोदीप सिंहलाई श्री तीन महाराज र नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनका निम्ति श्री पाँच सुरेन्द्रबाट लाल पञ्जापत्र प्राप्त नहुने तर त्यस उच्च पदमा जगत जङ्गलाई मनोनित गर्ने त्रैलोक्यको गोप्य योजनाबारे पनि जङ्गबहादुरले प्रशस्त कुरा सुनिसकेका थिए, जसले गर्दा उनले काठमाडौँमा मर्न उचित देखेनन्। यसरी राजदरबारबाट राजकाजको जटिल समस्यामा हस्तक्षेप हुन लागेको जङ्गबहादुरलाई बिल्कुल निको लागेन। त्यही समस्याको समाधानको लागि राजधानीमा मर्नुभन्दा निर्जन वनमा मर्नु जङ्गबहादुरलाई सुरक्षित लाग्यो र उनी शिकार खेल्ने बहानाले पूर्व मधेस झरेको 2 वर्ष भइसकेको थियो। वृद्ध शरीर र रोगी स्वास्थ्य लिएर घुम्दै फिर्दै पत्थरघट्टा रौतहट पुगे। त्यहाँ उनी शिकार पनि खेल्दथे र यति दुनियाँको पीरमर्का पनि बुझ्दथे। उनले सोमनाथले के को इन्साफमा आएको बुझ भनेर निवेदकलाई औलाएर कारिन्दालाई हराए। महाराज, यो बाहुनको मिसिल हिजो भर्खर आइपुग्यो, अब चाँडै नै मुद्दा जुनाफमा पेश हुने भएको छ, भोलि ल्याउनु। जङ्गबहादुर सिकारतिर लागे। सबै नेपाली चाहन्थे भाइ छोरा बुहारी नाता कुटुम्बको सामुन्ने पशुपति आर्यघाटमा स्वतन्त्र रूपले राम नाम जप्दै प्राण त्याग्न, त्यही इच्छा थियो जङ्गबहादुरको। तर नेपालको राजनीतिक परिस्थितिले उनलाई त्यसो गर्न दिएन। उनी आफू मरेको छोरा बुहारी छोरी ज्वाई नाता कुटुम्ब भाई भारदार कसैलाई पनि थाहा नहुने भयो। काठमाडौँमा भएका कोही मानिसले थाहा नपाउने गरेर एकान्त कुनामा मर्नुपर्ने परिस्थितिमा एकतन्त्रीय शासन रूपी अजिङ्गरले जङ्गबहादुरलाई आफ्नो पहुँचभित्र पुर्याइसकेको थियो। त्यसैले उनी साह्रै विरक्त थिए। अहिले सोमनाथलाई देखेर उनलाई बेलायत भ्रमणमा गएका दिनको याद आयो। त्यहाँ मित्रहरूले नेपालमा पनि बेलायतको जस्तो राजनीतिक व्यवस्था आरम्भ गर्नु भनिदिएको सल्लाह सम्झे अनि उनले सोमनाथले आफूलाई बारम्बार शासन व्यवस्थामा सुधार गर्न आवश्यक देखाएका तर्कहरू सम्झे। उनी जंगलमा पुगे, घोर जंगलभित्र पसे। माहुतेले हात्तीलाई शिकारको खोजमा चारैतिर घुमाउन थाल्यो, टाढा टाढासम्म पनि पुर्यायो। तर महाराजको मन सोमनाथलाई देखेपछि अरू नै विषयमा घुमिरहेकोले होला सायद त्यस दिन महाराजको निशाना ठिकसित लागेन। उनी रित्तै हात क्याम्पमा फर्किए। बडा महारानी, आज मैले सेतो बाघ देखे, कस्तो रहेछ सरकार? निखुर सेतो। बडा महारानी आश्चर्यमा परेन्। जङ्गबहादुरले पनि यसअघि सेतो बाघ कहिल्यै देखेका थिएनन्, आज देखेर जिल्ल परेका थिए। त्यो सेतो बाघलाई सरकारबाट हानि बक्सिएन? हाने तर लागेन भनेर जङ्गबहादुर खोक्न थाले। सबैले निशाना चुकाए? जङ्गबहादुर बोलिसकेपछि खोक्थे कि खोकिसकेपछि बोल्थे? यसो गर्न थालेको निकै दिन भइसकेको थियो, अहिले पनि खोकिसकेर बोले। त्यो सेतो बाघलाई कसैले पनि देखेनछ, खालि मैले मात्र हानेको थिएँ, लागेनछ। त्यो सेतो बाघबारे शंका उपशंका सवारी क्याम्प भरि फैलियो। कोही त्यो बाघलाई जंगलकी देवी भन्न लागे, कोही भूत भन्न थाले, कसैको विश्वास बाघ हो भन्नेमा पर्यो। त्यो सेतो बाघ देखा परेको खबर काठमाडौँमा पनि पठाइयो। त्यस दिन शिकारमा जाने जति सबै क्याम्पमा आइपुगेपछि बिरामी परे। कसैलाई ज्वरो आयो, कसैलाई पखाला चल्यो, कोही बमन गर्न थाले। जङ्गबहादुरलाई पनि सन्चो भएन। भोलिपल्ट उनी शिकारमा जान सकेनन्। कचहरी पालमा बसेर मुद्दा सुन्न थाले। कारिन्दाहरूले पालैसित मुद्दा सुनाउँदै थिए, सुनाएको मुद्दा सदर हुँदै गयो। अन्त्यमा सोमनाथको मुद्दाको पालो आयो। महाराजले सोमनाथको रोदन सुने, उसको स्वर चिने, तर मुखको पहिचान गर्न सकेनन्। सोमनाथलाई महाराजले हिजो कालो वर्णको देखेका थिए, अहिले अंग्रेज जस्तो सेतो देखेर जिल्ला परे। सोमनाथको मुद्दा छलफल हुन थाल्यो। बहसमा काजी हेमदल सिंह थापा, चौतरिया रत्नविक्रम शाह, कर्नल कुलानन्द भण्डारी, कप्तान रणमेहर अधिकारी, भागवत काजी र अरू 10 जना न्यायाधीशले पनि भाग लिएका थिए। मुद्दाको बेहोरा यस प्रकार छ। सोमनाथले नेपालमा हुकुमी शासनको अन्त्य गरेर शनै शनै संसदीय व्यवस्था लागू गर्नु पर्दछ भन्ने प्रचार गरेको र त्यसका निम्ति विधानको मसुदा समेत तयार पारेको अभियोगमा उसलाई राजकाज मुद्दा लाग्यो अनि उसको सर्वस्व हरण भएपछि उसको परिवारको काठमाडौँमा बिचल्ली पर्यो। ऊ बहुला र बोक्सु ठहरिएर डाँडा काटियो। बाबुलाई सरकारबाट सजाय भएपछि छोरीलाई राजदरबारमा राख्नु नहुने प्रचलित नियम अनुसार शशिकला दरबारबाट बाहिर निकालिए। शाहजादी, धनहजुरी र सबै दरबारले शशिकलालाई बिर्सिसकेका थिए। तर उनको मनमा राजकन्याहरूसित खेलेको, नाचेको र शाहजादी र जगतजङको प्रेम परेको बेलामा आफूले प्रमुख लमिनीको भाग लिएको सम्झना हरियै थियो। उसले दिलबहार धाई र मोतीमहल केटीलाई स्मरण गरे। ऊ दरबारभित्र सेवामा बहालै रहेकी भए उसलाई आज बक्सिस हुने दोसल्ला र चौसल्लाको पनि सम्झना भयो। शिरपाउको चलन पनि उसलाई याद थियो। आजको दिनमा उसले पाउने बक्सिसको दरबन्दी पनि बिर्सेकी थिएन। अन्त्यमा शाहजादीको त्यस दिन जन्मिएको सानो बालक नाति जर्नेललाई काखमा राखेर खेलाउन उसलाई इच्छा लाग्यो। तर 9 दिन नदेखिने बित्तिकै दरबारमा नौलो होइने नियम अनुसार उसलाई दरबारले माया मारिसकेको थियो। त्यो कुरा पनि उसलाई सम्झना भयो अनि उसको मन पोलेर आँखामा आँसु आयो। ऊ रुन थाले। आमा, बालाई कहिले माफी हुन्छ? के माफी हुन्थ्यो चाँडै? राजालाई बाँध्नु पर्छ, अर्को जङ्गबहादुरलाई छान्नु पर्दछ भन्ने मानिसलाई के माफी हुन्थ्यो चाँडै? तेरै बालाई पनि त्यस्तो नचाहिँदो कुरा गरेर किन हिँड्नु परेको होला? त्यसो भन्ने बेलामा तेरो बाको मुखमा कुन शनिश्चर आएर बसिदियो होला? सोमनाथले प्रजातन्त्र पद्धतिको व्याख्या गर्दा राजा विधानभित्र बाँधिनु पर्दछ, संसदले प्रधानमन्त्री चुनाव गर्दछ भनेको कुरालाई अशिक्षित समाजले यसरी नराम्रो तरिकाले राजालाई बाँध्नु पर्दछ, अर्को जङ्गबहादुर छान्नु पर्दछ भन्यो भन्ने प्रचार भएको देखेर शशिकलाको मुटुमा सुइरोले रोपेको जस्तो भएर चस्कन पुग्यो र असहाय भएर रुन थाले। बुढीले पनि लोग्नेलाई सम्झेर आँसु खसाले। हेमप्रसादलाई भाउज्यू अर्थात् शशिकला र सासूबुढी रोएको हेरिरहन ठिक लागेन। ती दुईको आँसु रोक्ने हेतुले बोल्यो, सासु आमा, जुवा हेर्न बाहिर जाउँ भनेको, भान्सा तयार भयो कि? भान्सा शब्दले बुढीलाई गुन्द्रुक र ढिँडोका निम्ति उमालिन लागेको पानीको याद आयो र ऊ आँसु पुस्दै चुलोमा आगो कम गर्न गए। चुलोमा आगो निभेकोले पानी सेलाइसकेको थियो। उसले फेरि आगो झोरी, पानी तातेपछि पिठोलाई ओडालेर ढिँडो बनाई। गुन्द्रुक पाक्दै थियो अनि उसले खाने भाँडा लिन गई, तर कतै देखिन। चोटा कोठामा हेरी, चारैतिर खोजी, कहीँ पाइन। आश्चर्यमा परि र साह्रै चिन्तित भई। हेमप्रसादले हाँडीमा खाएर पेट भर्यो। शशिकलाले टपरी चाट्न थाली। बुढीले आफ्नो घरमा भाँडा हराएकोमा छिमेकीका सबै मानिसलाई सराप्न लागे। ज जसलाई बुढीले शंका गरेर कुबाची बोलेकी थिए तिनीहरू आफ्नो निर्दोषिता प्रकट गर्न बुढीसित बाँच्न आए। कसैले किरिया खाएर बुढीको शंकाबाट मुक्त भए, कसैले गाली गरे, कोही दागा धरेर फर्किए। बुढिया फलाक्दै थिए। शशिकलालाई दीपावलीको बन्दोबस्त गर्नु थियो, ऊ पसल गई। हेमप्रसाद पनि जुवा हेर्न निस्क्यो। बुढीका माइला र कान्छा छोरा भात खान आए, तर ढिँडोको फेला परे। तिमीहरूले हाम्रो थाल कचरा कसैले लगेको देख्यौ? आमाले दुवै छोरालाई एकैसाथ सोधे। माइला छोराले केही भनेन। कान्छाले घाँस निल्दै थियो, देखे भन्यो। कसले लगेको देखिस्? गणेश साहुले लग्यो, कान्छा छोराको तोते बोली अझ उसका शब्दमा स्पष्ट भइसकेको थिएन। तापनि उसले भनेको कुरा आमाले राम्ररी बुझी। तर गणेश साहु टोलको धनी महाजन भएको हुनाले उसले थाल कचोरा चोर्यो होला भन्ने कुरा आमालाई विश्वास भएन र चुप्प लागे। आमा, हाम्रो थालमा अब गणेशले खान्छ हगी? तिमी केमा खाने आमा? कान्छाले फेरि सोध्यो। नकरा बजिया, साहु पनि कहिले चोर हुन्छ? उसको धेरै पैसा छ, देखिनस् त्यत्रो घर। ऊ हाम्रो जजमान हो, कसरी थाल लान्छ? मैले देखेको आमा। के देखिस् तैले? नखरा धेरै। गणेश साहुले हाम्रो थाल कचौला सबै लग्यो। कहिले? अघि ठुल्दाईले थाप्नु भो, साहुले कौली हान्यो, सबैले माल्ला भने। अनि के आमा, हाम्रो थाल कचौला सबै गणेश साहुले लग्यो। कान्छाको भने अनुसार बुढीलाई आफ्नो जेठो छोरा नरसिंहनाथले थाल कचौरा सबै जुवामा हारेछ भन्ने स्पष्ट भयो। अब ऊ मनमनै विस्मात गर्न थाली।
माइला र कान्छा पेट भरिसकेर खेल्न दगोरे। आमा थाल कचोरा सम्झेर विस्मात गर्दै थिए। आमा भन्दै जेठो छोरा नरसिंहनाथ आइपुग्यो। ऊ जुवामा भाडा हारेको र भोगले चुर भएर घर फर्किन लागेको समयमा महाराजा धीराजको सवारी मनहरातिर हुन लागेको थियो। त्यही बेला परेछ। जुवा हारेको रन्कोमा उसलाई शाही सवारीको होस भएन। राजालाई व्यवस्था गरेर हिँडेको अभियोगमा उसलाई सिपाहीहरूले बेसकरी पिटे। उसको नाथ्री फुट्यो, आगमा निलटाम बस्यो। यसरी तनमनमा गहिरो चोट परेकोले निन्याउरो मुख लाएर ऊ घर आएको थियो। बुढीको मनमा जेठो छोरा घर आउने बित्तिकै झपारौंला भन्ने लागेको थियो, तर अहिले छोरालाई घाइते हालतमा देखेकोले ऊ चासङ्ग भए, बोल्न सकिन। त्यो दुर्दशा भएको कारण छोराको मुखबाट सुनेर बुढीको मन साह्रै दुख्यो। ऊ रुन थाले। तैले बाको नाम लिनस? लिएको थिए, झनबालाई चिन्नेहरूले धेरै पिटे। किन छोरा? बालाई सजाय भएको रिसमा मैले राजालाई जानी जानी व्यवस्था गरी हिँडेको हो भनेर बालाई चिन्ने जतिले आरोप दिँदै बेसरी मलाई ठटाए। बरु नचिन्नेहरूले त्यस कुराको वास्तै गरेका थिएनन्। बुढीले केही पनि भन्नै सकिन। आँसु बार बार खसालेर कुरा अन्तै लगे। हेमप्रसाद र शशिकला नाति जर्नेल जन्मिएको उत्सवभरि काठमाडौँ बस्न आएका थिए। उनीहरूलाई के खान दिने? त्यो कुराको आमालाई ठूलो चिन्ता परेकोले छोरालाई सुनाए। त्यहाँ भरेको छाक टार्ने समस्या थियो। आमा, तपाईँले लगाउनु भएको फरिया राम्रो रहेछ, दिनुहोस्, म लगेर जुवामा थाप्छु। बल्झेपछि हाम्रो काम टरिहाल्छ, तपाईँको फरिया पनि जस्ताको तस्तै फिर्ता ल्याउला। आमाले फरिया दिन पहिले नामन्जुर गरी, तर भरेकै छाक टार्ने समस्या हल गर्ने अर्को कुनै उपाय बुढीको सामुन्ने थिएन। त्यस बेलाको जुवामा जिन्सी र नगद दुवै थोक हानथाप गर्न हुने चलन भएकोले नरसिंहनाथले फरिया चौका दाउमा थाप्यो। भाग्यले उसलाई धेरै पल्ट छल्यो। अन्त्यमा दुर्भाग्यवश छक्का दाउले मार्यो। अब नरसिंहनाथका निम्ति सारा संसार अन्धकार भयो। उसले कहीँ केही देखेन। कसरी हेमप्रसाद र शशिकलालाई भरे भोकै सुताउने? आमाको प्राणभन्दा प्यारो फरिया मैले जुवामा हारिदिए। अब मैले कसरी आमालाई मुख देखाउनु? उनी घरमा च्यात्रो बेरेर बसेकी छन्। भाडा छैन, लुगा अन्न र पैसा छैन, अनि आफ्नो भन्नु कोही छैन। यस्तो विचारले उसको मन पोल्यो। उसलाई डाह भयो, खप्न सकेन। उसले रानी पोखरीको चिसो पानी सम्झ्यो, अनि उसले त्यहाँ डुब्न चाह्यो, डुबेर मर्न चाह्यो, जहाँ हजारौं अभागी नेपालीले जीवनको दौड़मा हार मानेर विश्राम लिइसकेका थिए। ऊ सोझै रानी पोखरी पुग्यो। पोखरीको डिलमा पुग्न साथ त्यस पानीमा हाम फालिहाल्यो। रानी पोखरीको गहिरो अथाह पानीभित्र ऊ निसासिन थाल्यो, छटपटिन थाल्यो। काठमाडौँको टुडी खेल र शहरभरि जुवाको रामझाम थियो। सबै जुवाडी आफूतिर पैसा तान्ने दाउ हेर्दै थिए। कसैलाई पनि नरसिंहनाथको निधडक कारवाहीको याद भएन, न वास्ता नै थियो। भोलिपल्ट नरसिंहनाथको लास जाँच भयो। उसको शवमा निलडाम र चोट परेकोले त्यो हत्या जालसाजीबाट भएको भन्ने शंका उठ्यो। नरसिंहनाथको टोल लगनमा सर्जीविन हुन थाल्यो। सरकारको कुदृष्टि परेको व्यक्तिको पक्ष लिएर बोल्न सक्ने त्यहाँ कोही थिएनन्। अघिल्लो दिन सिपाहीले कुटेको हुनाले नरसिंहनाथको शरीरमा निलदाम परेको हो भने सत्य कुरा बोल्न पनि कसैलाई हिम्मत भएन। बरु पुराना शत्रुहरूले बुढीमाथि रिस फेर्ने मौका पाए। धेरै जसो छिमेकीले बुढीलाई त्यो हत्याकाण्डको कारणी र बोक्सी हो भन्ने बयान दिए। बुढीलाई बोक्सी मुद्दा लाग्यो। यो ठूलो मुद्दा लागेपछि बुढीलाई आफन्तले पनि घृणाको दृष्टिले हेर्न थाले। सत्य कुरा बुझ्ने र बुझाउने त्यहाँ कोही भएनन्। केरकारको यातनाले बुढीलाई बोक्सीमा साबित हुनु पर्यो। फौजदारीले उसलाई बोक्सी र ज्यानमार दुवै ठहर्याए। मुद्दा सुनिरहेका महाराज जङ्गबहादुरले सोधे, लासको पेटभित्र पानी थियो कि थिएन? सुब्बा र खरदारले मिसिल पल्टाएर हेरे। केही बेरपछि सुब्बाले थियो सरकार भन्यो। कति? पानी नापेन छन्, तर पेट फुलेर घ्याम्पा जत्रो भएको छ भन्ने लास जाँचको मुचुल्कामा लेखिएको छ। तब भारदारीले के नबुझेर यस्तो फैसला गरेको? मरेको लासको पेटभित्र पानी पस्न सक्दैन। नरसिंहनाथले आत्महत्या गरेको हो भन्ने कुरा साँचो देखिन आउँछ। न्यायाधीश र भारदारहरूले श्री तिनको इच्छा विपरीत कहिले छलफल गर्दैनथे। खालि साना तहका खरदार बिचारी सुब्बा सम्मले आफ्नो चित्त नबुझेको कुरामा छलफल गर्ने परम्परा थियो। त्यही अनुसार एउटा खरदार महाराजको साबुनले आफ्नो राय व्यक्त गर्न कसियो। सरकार सरजमिनले बोक्सी हो भनेर बयान दिएपछि मायादेवी कुनै हालतमा पनि निर्दोष साबित हुन सक्दिन। बोक्सी र ज्यानमारामा केही फरक छैन। बोक्सी ठहरिएपछि त्यो स्वतः ज्यानमारा पनि भए।
बोक्सी भन्ने कुरामा मेरो विश्वास छैन। धर्म अवतार कानून विश्वास गर्दछ।
जङ्गबहादुर घोरिन थाले। जति घोरिए पनि खरदारलाई न्यायोचित उत्तर दिन महाराजलाई विचार आएन अनि उनले हजुरिया अफिसरसित बन्दुक लिएर त्यही नजिकको अग्लो सिमलको रूखमाथि बसिरहेको दुई मयूरका भाले पोथीलाई ताके, गोली चलाए तर लागेन। महाराजको विस्तुर नजाने निशाना चुकेको देखेर त्यहाँ भएका मानिस आश्चर्यमा परे। हेर ती दुई बकुल्ला कहाँ खस्छन्। महाराजले उडेका मुजुरलाई औंलाले देखाएर भने। महाराजले उडेको मुजुरलाई बकुला भनेको देखेर त्यहाँ उपस्थित भएका हजुरिया चाकरीवाल दौड़ा फौजी निजामती कर्मचारी सबै जिल्ल परे। आपसमा हेराहेर गरे, कसैले केही बोल्न सकेन। महाराजले गल्ती कुरा गरे तापनि उनको दोष देखाउने हिम्मत कसैमा थिएन। तर खरदारलाई मायादेवीको मिसिलकै धुनले छोडेको रहेनछ र उसले महाराजले बन्दुक खानेको पनि मिसिलकै एक विषय सम्झेर गल्तीले महाराजको मुखमा सोझै हेरेर निवेदन गर्यो, सरकार ती दुई मुजुरका भाले पोथी थिए, बकुल्ला होइन, सरकारको निशाना पनि चुक्यो। खरदारको भनाइमा महाराजको विश्वास भयो र महाराज मनमनै निशाना चुकेकोमा खिन्न भए, हट बढाए। खरदार र महाराजको एक एक किसिमको तर्सिएर हट बढाएको मुखाकृति देखियो। फेरि मायादेवीको मुद्दामा बहस शुरू भयो। प्रमाणका धेरै कागतहरू हेरिए। न्यायको नौ सिंह हौन या अठार सिंह, ऐन कानूनमा जेसुकै लेखिएको भए तापनि महाराजको हुकुम मुताबिक मायादेवी निर्दोष ठहरे। फौजदारीमा मायादेवीलाई मुद्दा हराउने हाकिम खोसियो, कारिन्दाहरूलाई जरिमाना भयो। कमाण्डर इन चीफ र मुख्तियार रणदीप सिंहलाई पनि नालायकीको खप्की भयो अनि जङ्गबहादुर पनि आफ्नो शुक्लापालभित्र जान उठे। तर उनको मुख ज्यादै गम्भीर र उदास देखियो, मानो कुनै गहिरो रहस्यमय चिन्ताले उनको मन पोलिरहेको जस्तो। उनले केही कुरा भारदारहरूसित भन्न खोजे तर भन्न नसकेर खिसिक हाँसे। त्यो हाँसो खुसीको थिएन, पराजयको थियो। त्यहाँ उपस्थित देशका कर्णधारहरू महाराजको मुखमा नौलो हाँसो र अनौठो मौनता देखेर भयभीत भए। महाराज शुक्लापालभित्र पसे। त्यहाँ श्रीतिन बडा महारानी र अन्य महारानीहरू पासा खेलिरहेका थिए। उनीहरूलाई महाराजले खिन्न भएर भने, अब म धेरै दिन बाँच्दिन। सबै महारानीले महाराजको अस्वस्थताको कारण सोध्न लागे, रुन थाले, हड बढाए। मुजुरलाई सेतो बकुल्ला जस्तो देखेको, गोली नलागेको, सोमनाथलाई अघिल्लो दिन ठिक देखेको तर आज अंग्रेज जस्तो गोरो देखेको आदि घटनाले गर्दा जङ्गबहादुरलाई केही वर्ष अघि सप्तम एडवर्डसित नेपाल आएका शाही चिकित्सक डाक्टर फेररले उनको अवस्थामा आँखामा पक्षपात भएर चक्षु दृष्टि नाश हुन्छ अनि तुरन्त मृत्यु हुनेछ भनेको भविष्यवाणी सम्झना भयो। अघिल्लो दिन उनी बडा महारानीलाई मैले सेतो बाघ देखे भनी खुसी भएका थिए। खुशी भएर त्यो सेतो बाघ देखेको समाचार श्रीपाद सुरेन्द्र र वलीअहद महाराज त्रैलोक्य कहाँ लेखि पठाइएको थियो। तर वास्तवमा उनले सेतो बाघ देखेको होइन रहेछ। साधारण पाटे बाघलाई उनको धमिलिएका रोगी नजरले सेतो देखेका रहेछन्। त्यो कुरा पनि अहिले उनलाई होस भयो। जङ्गबहादुरको चक्षु दृष्टि नाश हुँदै गयो, व्यथाले चाप्दै ल्यायो, बेचैनी बढ्यो। महाराजको अस्वस्थताको समाचारले सवारी क्याम्पमा रुवावासी चल्यो। सबै छाती पिटी पिटी रुन थाले। महाराजको अन्त्य अवस्था भइसकेकोले आखिरी विदायका निम्ति बिजुली गारदका सबै अफिसरलाई उनले आफ्नो मृत्युशैयामा बोलाए। सोमनाथ पनि डाकिए। सोमनाथ, तिमीले साह्रै दुःख पाएछौ, महाराजले मुस्किलसित बोले। सरकार, यो व्यवस्थामा कसैलाई पनि सुख हुँदैन भन्ने सोमनाथको उत्तर हुनुपर्ने थियो तर उसले त्यसो भन्न नसकेर महाराज माफ पाऊ भन्यो। काठमाडौँ जान सोमनाथमाथि जुन प्रतिबन्ध लागेको थियो त्यो निषेधक आदेश हटाउने उसको माग भएको कुरा महाराजले बुझिसकेका थिए। सोमनाथ, तिमी नेपाल जाऊ, म मरेको खबर कसले थाहा नपाउने गरेर मेरा भाइहरू कहाँ पुर्याउनु। जङ्गबहादुरले सोमनाथलाई यति काम हराएर फेरि अफिसरतिर हेरेर भने, भाइहरूलाई बाहेक अरू कसैलाई पनि म मरेको पत्तै नदिनु। श्रीतिन महाराजको पहिलो उत्तराधिकारी कमाण्डर इन चीफ र मुख्तियार हुन्थे, दोस्रो व्यक्ति मुख्य जर्नल र तेस्रो पूर्वतर्फका कमाण्डिङ जर्नल। यी तीन उच्च पदमा जर्नल रणदीप सिंह, जर्नल जगत शमशेर र जर्नल धीर शमशेर क्रमशः बहाल थिए। यी तीन जर्नल नातामा काका, रोल क्रममा प्रधानता, उमेरमा वयोवृद्ध र अनुभवमा पाका भए तापनि यिनीहरूभन्दा श्रीतिन महाराजका जेठा छोराको हैसियतले जगत जङ्गको माथहतमा बढी शासन सम्बन्धी अधिकार सुम्पिएको थियो।
त्यसैले श्रुति महाराजको शिकारी क्याम्पबाट रोजको एउटा जाहेरी पत्र जुन राजदरबार काठमाडौँमा पठाइन्थ्यो त्यो पत्र जगतजङ मार्फत जाने गरेको थियो। त्यो कुरा कर्नल कुलानन्द राज भण्डारीले महाराजलाई सम्झायो। म मरेको खबर कहीँ पठाउनु पर्दैन, खाली भाइहरूका पठाए पुग्छ। मेरो शेखपछि कमाण्डर इन चीफ र मुख्तियार जनरल रणोदीप सिंह भाइ श्रुति महाराज हुन्छन्, अनि उनले जे हुकुम दिन्छन् त्यही मान्नु। हामी सरकारको शेखपछि सरकारका जेठा छोरा जगत जङ्जाल साहबलाई श्रीतिन महाराज मान्न चाहन्छौ, रणमेहर अधिकारीले गहभरि आँसु लिएर भन्यो। अनि विक्रम सिंह थापा, कर्णल अमर विक्रम र कप्तान संग्राम सुर विष्टले त्यही कुरा रुँदै दोहोर्याए। बाहिरबाट पनि गारदका सबै जवानले त्यही आवाज उठाए। अनि महारानीहरूले पनि बाबु अर्थात जङ्गबहादुरको अन्त्य अवस्थामा छोराको उपस्थितिको आवश्यकता देखे। अन्त्य अवस्थामा पनि जङ्गबहादुरले षड्यन्त्रको महाजाल बिछाउन लागेको देखेर सोमनाथको चित्त बुझेन, अँध्यारो मुख लगाए। यसरी आफ्नो इच्छाको विपरीत परिस्थिति त्यहाँ उत्पन्न भएको देखेर महाराज जङ्गबहादुर झसङ्ग झस्के। राजपरिवार आफ्नो हजुरिया गारद र जङ्ग खलक एकातिर, अर्कोतिर आफ्ना तीन भाइ रणोदीप सिंह, जगत शमशेर र धीर शमशेर, खास गरेर धीरका 17 छोरा र नेपाली पल्टन जो धीरसित काठमाडौँमा थिए, यी दुई थरीको श्रीतिन महाराजको पदका निमित्त संघर्ष हुने स्पष्ट सम्भावना उनको आँखा सामुन्ने देखा पर्यो। यही सशस्त्र संघर्ष टाल्ने हेतुले जङ्गबहादुरले यो निर्जन स्थानमा मर्न आए तापनि शान्तिसित प्राण छोड्न सकेनन्। उनी छटपटाउँदै पलङबाट जुरुक्क उठे, तर नसकेर फेरि ढले। उनले सोमनाथलाई टुलु टुलु हेरिरहेका थिए। उनको विचार र बेलायतका मित्रहरूको सल्लाह सम्झे, त्यहाँको व्यवस्था, देशभक्ति र राजभक्ति सम्झे। यहाँको पारिवारिक कला हुन लागेको वातावरणप्रति उनलाई घृणा र डर भयो, अनि उनले आफ्नी महारानीलाई आफूसित सती आउने आदेश गरेर उनी मरे। जगतजङले पत्तै पाएनन्।
भाइ, ससुराले सेतो बाघ देख्नु भएछ तर मार्न सक्नु भएन रे, त्यो कुरा मलाई पनि लेख्नु भएको थियो। त्यस दिन उहाँसित शिकारमा जाने जति सबै बिरामी भएछन्। वलिहद महाराज त्रैलोक्य र नरेन्द्र विक्रम शाह कुरा गरिरहेका थिए। त्रैलोक्यका दुई पत्नी श्रीपाँच जेठी र कान्छी युवरागीको पनि त्यही उपस्थिति थियो। बुबालाई आराम थिएन, अहिले कस्तो भयो होला, जेठी युवरागीले सोधिन्। त्यसपछि शिकारबाट केही खबर आएको छैन। दाई र भाउजूको वार्ता हुन लागेको बेलामा नरेन्द्रले बीचबाट बोले, दाई यसपालिको शिकारमा हामी पनि जानुपर्ने रहेछ, सेतो बाघ मार्न पाइन्थ्यो कि। ससुरा मसित नाराज हुनु भएको छ। वलिहदले भने, त्यसैले यसपालि शिकारमा जान मैले वास्ता गरिन। युवरागीहरूलाई आफ्नो बाबु र लोग्नेको बीचमा खटपट भएको थाहा थिएन। स्वभावत यो कुरा सुनेर उनीहरूलाई नराम्रो लाग्यो, झसङ्ग भए।
किन? जेठी युवरागीले तर्सेर सोधिन्। सरकारमा कसले यस्तो नचाहिँदो बिन्ती पार्यो? बुवा किन सरकारसित रिसानी हुन्थ्यो?
जगत जङलाई श्रीतिनको पहिलो उत्तराधिकारी बनाउने त्रैलोक्यको फेरि प्रयास भएको थियो। जङ्गबहादुरले मानेनन्। त्यही मतभेदले गर्दा ज्वाई र ससुराको बीचमा अनमन भएको थियो। त्यही कुरा लोग्नेले स्वास्नीहरूलाई सुनाए। त्यसमा बुबाको के भनाइ छ? कान्छी युवरागीले चाख मानेर सोधिन्। कुन्नी बडा 12-27 कुरा गर्नुहुन्छ, उहाँको कुरा बुझिँदैन। के 12-27 कुरा सरकार? वलिहदले 12-27 कुराको विवरण दिएनन्। उहाँका भाइहरूले चित्त दुखाउँछन् भनेर नरेन्द्रले कुरा उठाए। हाम्रो बिनाजुलाई श्रीतिनको पहिला उत्तराधिकारी बनाउने बारे ससुरा हाम्रो कुरा सुन्नुहुन्न। ससुरा साह्रै एकहोरो हुनुहुन्छ। साँच्ची भनौँ भने, तैलोकेले फेरि बोले, हाम्रो बिनाज्यू अर्थात जगत जङलाई ससुराले श्रीतिन बनाउन नचाहनु भएको कारण उहाँको भाइले चित्त दुखाउँछन् भनेर होइन। बिनाज्यू र हाम्रो घनिष्ठ सम्पर्क भएकोले बिनाज्यू श्रीतिन भएपछि शासन सत्ता पुनः दरबारमा फिर्ता आउला भनेर बुढा तर्सिएका हुन्। अरू कुरामा बुढाले हामीले माया गरे तापनि यसमा ठूलो बेइमानी गर्न लाग्नु भयो। शासन सत्तालाई राजाले लत्याएर दैवी शक्ति हत्याउनु पर्दछ, नत्र त्यसको उल्टो प्रतिक्रिया पर्न जान्छ भन्ने हाम्रो ससुराको गलत धारणा छ। भाइ, ससुराको यो धारणामा पूरा चालबाजी छ। हामीले राम राज्य गरेर रैती दुनियाँलाई सुख दियौं भने कसरी उल्टो प्रतिक्रिया पर्न जाने सम्भावना हुन्छ? नरेन्द्रले केही उत्तर दिएनन्। रणोदीप सिंहलाई कमाण्डर इन चीफ र मुख्तियार अर्थात श्रीतिनको प्रथम उत्तराधिकारी बनाउनु भएको दिनदेखि वलिहदले फेरि भने, मलाई ससुराको मुख हेर्न मन लागेको छैन, साह्रै जिद्देवाल हुनुहुन्छ। आफ्नो बाबुको कुरा काटेको सुनेर युवरागीहरूको चित्त दुख्यो।
दुवै दिदी बहिनीको मन पोल्यो र मुख रक्तवर्ण भयो। मेरो बुवाले सरकारको यत्रो राजकाज थामेर बस्नु भएको छ, सरकारहरूको नोकरी गर्दा गर्दै उहाँको जिउ खिइसक्यो, फेरि सबै गाली पनि उहाँले नै सहनु पर्ने। जेठी युवरागी झन् रातो मुख लगाएर बोलेन्। कान्छी युवरागीको पनि गहभरि आँसु भयो। हामीले ससुरालाई गाली गरेका होइनौ, मनको तितो पोखेका। वलिहदले कान्छी पत्नीको आँसु पुछिदिँदै बोले, तिमीहरूले हाम्रो कुरै बुझ्न सकेनौ, हामीले सबै कुरा बुझेका छौं, अर्काको बुढा बाउलाई गाली गर्नु पर्दैन, सरकारले विवेक नराखी बक्सेपछि उहाँमाथि कसले दया गर्छ। पत्नीको आँसु पतिले पुछेर घट्दैन झन बढ्छ, यो प्राकृतिक नियम हो। त्यही नियम अनुसार कान्छे युवरागी झन रुन थालिन्। जेठी युवरागी पनि रुँदै फलाक्न लागिन्। मधेसबाट फर्कनुहुने बित्तिकै म बुवालाई राजीनामा गराउँछु, हामी पनि हेरौंला बुवाले जस्तो सरकारको भलो चिताएर कसले काम गर्दो रहेछ। शाह र राणा परिवारले परस्परमा गिल्ला गर्दा शाहले खस, राणाले कुसुन्डा भनेर एकले अर्को थरीलाई होच्याउने गर्दथे। अहिले त्यही सिकु टिपेर वलिहदले दुवै बामाङ्गीको मुखमा हेरेर हाँस्दै भने, तिमीहरूले किन खस बुद्धि झिकेको? हाम्रो कुरा नै लोग्नेले आफ्नो गिल्ला गर्न लागेको देखेर युवरागीहरू पनि दब्न चाहेनन्। जेठी युवरागीले पनि ठुस्सिँदै तुरन्त बोलिन्, हामी खस होइनौ। कान्छी युवरागीले ठुस्सिँदै तुरन्त बोलिन्, हामी खस रहेछौ भने सरकारबाट किन विवाह गरिबक्सेको? तिमीहरूले फेरि हाँसो गर्दै वलिहदले भने, टुना मन्त्र गर्यो, मोहनी लगायो अनि मैले तिमीहरूलाई विवाह गर्नु पर्यो, नत्र मेरो बाल ब्रह्मचारी बस्ने विचार थियो। हेर बहिनी, बोलेटबाट हामीलाई बोक्सीको बाद लगाउन लागि बक्सेको। मैले बोलेटको सबै कुरा बुझेकी छु तिमीहरूले भनेर मैले थाहा पाएको। फ्रेन्च हुस्कीको कुरा भाइलाई सुनाइदिऊ, चोर्नी हो, त्यसमा तिमीहरूले मोहनी मन्त्र गरेर पठाएको कुरा भनिदिऊ। दिदी बहिनीले लाज बानेर आपसमा मुख हेराहेर गरे। लाजले बोल्न नसकेर राता भए अनि एकछिनपछि हाँस्न थाले। त्यही बेला सरकारहरूको केमा हाँसो पर्यो भन्दै जगतजङ टुप्लुक्क आइपुगे। सरकारहरू हाँसी बक्सेको तलसम्म सुन्निएको थियो। के कुरा पर्यो, हर्ष बढाई गर्नुपर्ने कुरा हो कि भनेर जगतजङले त्यहाँको हँसिलो वातावरणलाई अरू हँसिलो पार्न खोजे। हामी हाँसेको होइन दाई, वलेटसित झगडा गरिरहेका थियौं, जेठी युवरागीले कुरा चर्काउने दाउ गरिन्। किन सरकार, हात जोडेर जगतजङले बहिनीहरूलाई सोधे। बोलेटबाट हुकुम भएको हामी खस रे, के हामी खस हौ र दाई? दुवै बहिनीले पालैसित सोधे। होइन सरकार, सरकारहरू चित्तौरको राणा वंशका होइबाक्सिन्छ, हामी पो चित्तौरका सन्तान, हजुर कसरी भिनाज्यौ? वलिहदले सोधे। त्यही कुराका निम्ति अर्को तर्क दिएर नरेन्द्रले पनि सोध्न लागेका थिए। यो लामो कुरा छ, सरकारमा पछि बिन्ती गरौंला, अहिले अर्कै जरूरी काम परेर हाजिर भएको। के काम जरूरी पर्यो? हाम्रो बुवा अर्थात जङ्गबहादुरले सरकारहरू दुवै भाइको दर्शन गर्न इच्छा गरिबक्सेको छ रे। ससुरा अहिले कहाँ पुग्नु भएको छ? कटर भन रौतहट पुग्नु भएको खबर पाएको थिए। सेतो बाघ बारेको समाचार पाउमा जाहेर गरिहाले, त्यसपछि चिठी बन्द भएकोले सरकारमा बिन्ती चढाउन सकिन बुवा कहाँ पुग्नु भएको छ। सान्दानी बुवा अर्थात धीर शमशेर पनि यहाँ आउँदै हुनुहुन्छ, उहाँले सबै कुरा सरकारमा जाहेर गर्नुहोला। ससुरा मसित रिसाउनु भएको थियो, किन फेरि भेट्न चाहनु भएछ? सरकारहरूको हामीमाथि यत्रो निगाह हुँदा हुँदै पनि बुवा रिसान हुने कारण म देख्दिन। उहाँ रिसाउनु भएको छैन सरकार, हजुरकै कुरामा रिसाउनु भएको। जुङ्गा चल्यो कुरा बुझ्यो भन्ने उखान जस्तै त्रैलोक्यले त्यति कुरा गर्ने बित्तिकै जगतजङले सबै कुरा बुझिहाले। सरकारको निगाहबाट बुवा अर्थात जङ्गबहादुरको सेकपछि उहाँको श्री तीन महाराजको तलब र खानगी मैले पाउने भएकै छु, अब पदको लागि अहिले सरकारबाट कुरा नउठाइ बक्से पनि भए। भेनाज्यू, नरेन्द्रले हजुर निराश हुनु पर्दैन, ससुराको सेकपछि हजुर नै श्री तीन महाराज हुनुहुनेछ भने। जगतजङको राजदरबारमा वैवाहिक सम्बन्ध जुटेपछि जङ्गबहादुरले छोराहरूलाई भन्दा भाइहरूमाथि बढी विश्वास गर्न लागेको कुरा कसैबाट छिपेको थिएन। त्यो कुरा पनि अहिले जगतजङले युवराजहरूलाई याद गराए। श्रीतिन हुन पाउने जगतजङ भन्दा त्यो पद दिलाउने युवराज त्यस काममा सक्रिय थिए, त्यसैले त्यो साहसिलो कर्तुतको मार्गमा पर्याउने सम्भावित समस्याबारे ज्वाइँ जेठानको त्यहाँ छलफल हुन लाग्यो। दाजु, हजुरलाई यही जुना ठिक पारेको छ, पहिले जेठी युवरागीले भन्न आइन् अनि कान्छी युवरागी देखा परिन् र हामी सँगसँगै खाउँ है दाई भनिन्। मैले अघि नै भात खाइसके, आज बोलेटको सवारी चलाउनमा म खटिएको छु, भात खाएर हाजिर भएको। हामी कहिले हिँड्ने? प्रश्नवाचक दृष्टिले हेरेर वलिहदले सोधे। सरकार, अहिले आज हामीलाई चिसापानी गढी पुग्नुपर्छ। दाई, कान्छी युवरागीले सोधिन्, खै हजुरले सायदको टिकामाला केही लगाउनु भएको छैन, ठट्टा गर्नुभएको हो कि साँच्चीकै? बुलेटको सवारी कहिले हुनुपर्ने? सत्य सरकार, जगतले साँच्चा साँच्चीकै मुख लगाएर भने मुख्य जर्नल जगत शमशेर बुबा आफै मनहरा आउनु भएर मलाई यता सरकार कहाँ छिटो खबर गर्न पठाउनु भएको। भिनाज्यू, आज जाने साइत छ र साइत गर्नु पर्दैन। आज युवराजहरूको सवारी चलाएर रात साँझ गरी हप्ता दिनभित्र पत्थरघट्टा पुर्याउनु भन्नुभएको छ सान्ना निबुवाले। उहाँ पनि आइपुग्ने लाग्नु भयो होला। बिजुली गारद यहीँभित्र आइपुगिसकेको देखेथे। जङ्ग बहादुरले आफू मरेको खबर धीर शमशेर कहाँ पुर्याउनु भन्ने गोप्य आदेश दिएर प्राण छोडेका थिए। फेरि त्यसको अतिरिक्त श्री तीन बडा महारानी अर्थात मैया महारानी आफ्नो लोग्नेको जीवनको अन्त्य घडीसम्म पनि जगत जङ्गलाई श्री तीनको पहिलो उत्तराधिकारी घोषणा गराउनमा सक्रिय थिइन्। तर सती जाने समयमा उनले एकाएक विचार बदलिन् र लोग्नेको इच्छा पूरा होस् भन्ने हेतुले श्री तीन महाराज जङ्ग बहादुर परलोक भएको दुखद समाचार पत्र एक पत्रवाहकद्वारा धीर शमशेर कहाँ पठाएकी थिइन्। त्यो गोप्य पत्र धीरलाई आज बिहान मात्र प्राप्त भएको थियो। जङ्ग बहादुरको रिक्त स्थानमा कमाण्डर इन चीफ र मुख्तियार रणोदीप सिंहलाई आसीन गराएर उनी श्री तीन महाराज भएको शाही घोषणा गर्नका निम्ति श्री पाँच महाराज अधिराज सुरेन्द्र विक्रम शाहदेवको लाल पञ्जा पत्र प्राप्त गर्नु अनिवार्य भएकोले जगत शमशेर र धीरले आपसमा गोप्य साउती सल्लाह गरे। वलीहद महाराज र नरेन्द्रको उपस्थितिमा रणोदीप सिंहका निम्ति राजाको लाल पञ्जा पत्र प्राप्त गर्ने काम सम्पन्न हुन गाह्रो मात्र होइन कि असम्भव देखियो। त्यसैले जगत शमशेर र धीर शमशेर मिलेर दुवै राजकुमारहरूलाई काठमाडौँ बाहिर पठाउने जाल रचे। यो कुरा रणोदीप सिंह र धीरका छोरालाई बाहेक अरूबाट गोप्य राखिनु पर्यो र खास रणोदीप सिंहकी रानी र जगत जंग लगायत जङ्ग बहादुरका कुनै छोरालाई पनि यस विषयमा केही थाहा दिइएको थिएन। यता साइत नगरेर घर छाड्नु, श्री तीनको बिजुली गारद धीर शमशेरका निम्ति दरबारमा आउनु, यस्तो विघ्न हतारिएर आफू पत्थरघट्टा जानुपर्ने आदि असाधारण काम भएकोबाट वलीहदको मनमा धीर र जगत शमशेरको कूटनैतिक चालमाथि शंका पर्यो। श्री तीनको बिजुली गारद वलीहदले फेरि गम्भीर भएर सोधे, धीर शमशेरका निम्ति यहाँ किन आयो बेनाज्यू? श्री तीनको गारद पूर्वतर्फका कमाण्डिङ जनरल धीरका निम्ति किन दरबार आयो त्यो कुरा जगत जङ्गले पनि राम्ररी बुझेका थिएनन्। त्यसैले वलीहदलाई झट्ट जवाब दिन सकेनन्। केही बेर पछि उनले जगत जङ्गलाई आफ्नो पूरा विश्वासमा लिएर भने, बिनाज्यू मलाई शंका लाग्छ किन हजुरका काकाहरू रणदीप सिंह जगत र धीर शमशेरले मलाई यसरी हतारिएर ससुरा कहाँ पठाउन खोजेका छन्। यसमा कुनै षड्यन्त्र होला।
काकाहरूले कान्छी युवरागी त्यही थिइन्, च्वाट्ट पोलिन्, किन सरकारको विरूद्ध षड्यन्त्र गर्नुहुन्थ्यो? त्यस्तै कुनै जरूरी काम पर्यो होला।
सरकार जगत जङ्गले पनि केही सोच्दै नसोचेर बोले, रणदीप सिंहबाट म माथि कुनै षड्यन्त्र गर्नुहोला भन्ने कुराको म कल्पना पनि गर्न सक्दिन। उहाँ मेरो काका भए तापनि बाबु समान हुनुहुन्छ। राजकाजको कुरामा नातालाई पनि विश्वास गर्न सकिँदैन। यसरी हतारिएर बिना सायद घर छोड्नु मलाई ठिक लागेको छैन। म आज जान्न, यही कुरा हजुरले काकाहरूलाई सूचना गरिदिनुहोस्। हस् सरकार, सरकारबाट जसो हुकुम हुन्छ त्यसै गर्छु। त्रैलोक्य र नरेन्द्रको त्यस दिन काठमाडौँ नछोड्ने दृढ निश्चय भयो। दाजुभाइको बीचमा यही विषयमा कुरा चलिरहेको थियो, त्यहाँ धीर शमशेरको आगमनको सन्देश आयो। श्री पाँच युवराजाधिराजको जय, श्री पाँचको चिरायु होस्, श्री पाँच त्रैलोक्यको प्रताप बढोस्। यसरी जय जयकार पुकार्दै धीर शमशेर आइपुगे। उनको पछाडि जनरल जितजङ, पद्मजङ, लेफ्टिनेन्ट जनरल बबरजङ, रणवीरजङ, युद्ध प्रतापजङ अर्थात नाति जनरल, मेजर जनरल केदारनाथ सिंह, बम विक्रम बहादुर, बुद्धि विक्रम बहादुर, लेफ्टिनेन्ट कर्नल अमरजङ र ध्वज नरसिंहको ताँती थियो। यिनीहरूको पछाडि लेफ्टिनेन्ट कर्नल खड्ग शमशेर, भूपेन्द्रजङ र रणशमशेर थिए। लेफ्टिनेन्ट कर्नल वीर शमशेर, मेजर जनरल रामकृष्ण, लेफ्टिनेन्ट कर्नल देव र चन्द्र शमशेर, वीर विक्रमजङ, भीम, फत्ते र ललित शमशेरहरू पुक ज धीर शमशेरको स्टाफको रूपमा दायाँ बायाँ छरिएर हिँडेका थिए। यी सबैको पछाडि थापा, बस्नेत, पाण्डे, कार्की, विष्ट र अरू कर्नल मेजरहरूको लस्कर थियो। यिनीहरू सबै फौजी पोसाकमा हतियारले लेस थिए। धीर शमशेर लगायत सबैले राजपरिवारको सामुन्ने पुग्ने बित्तिकै फौजी अनुशासनको आदरपूर्वक सलाम ठोके। धीरको दलबल सहितको आगमन देखेर वलीहदको मनमा उठेको षड्यन्त्रको शंका झन बढ्यो। सान्नानी ससुरा, आज जान मुहूर्त छैन, मृत्यु बाणको दिन छ, चन्द्रमा काला छन्, आज कसरी जानु? मेरो सवारी स्थगित गरिदिनुहोस्। सरकारको सवारीका निम्ति सबै बन्दोबस्त ठिक भइसकेको छ। सायद नदेखाएर हिँडेको हाम्रा ससुरा अर्थात् जङ्गबहादुरलाई मन पर्दैन, नरेन्द्रले पनि दाईको राय बुझेर बोले। नरेन्द्रले हाम्रा ससुरा भनेर जङ्गबहादुरको संकेत गर्दा धीर शमशेरलाई जङ्गबहादुरको सम्झना भयो। उनले मृत जङ्गबहादुरलाई दाईको नाताले मात्र होइन धेरै वर्षको आफ्नो राजनीतिक नेता भएको कारणले पनि छिनछिनमा सम्झिरहेका थिए। कोत पर्व, भण्डारखाल पर्व, लन्डन यात्रा, लखनऊको गदर, तिब्बतसितको युद्ध आदिमा सफल हुने प्रेरणा उनलाई जङ्गबहादुरबाट मिलेको थियो। दाईको मरणमा भाइले विरह व्यक्त गर्न पाएनन्। बाबु र आमा मरेको समाचार छोरालाई सुनाउन नहुने भयो। ज्वाइँ र सम्धीलाई थाहा दिएमा व्यत्यास पर्ने देखियो। फेरि जुन व्यक्तिले 32 वर्षसम्म नेपालको शासनको बागडोर हातमा लिएर देश र नरेशको सेवा गरेका थिए, त्यही मानिसको मृत्यु भएको समाचार न देशमा प्रचार गर्न भयो न नरेशलाई खबर गर्न पाइयो। यो कुन व्यवस्थाको जङ्गबहादुरले सिर्जना गरेका थिए? यस व्यवस्थाले उनलाई र उनका परिवारलाई के फाइदा भयो? यस निरंकुश एकतन्त्रीय शासन व्यवस्थाको सट्टा बेलायतको जस्तो कल्याणकारी व्यवस्थाको स्थापना भएको भए के उनको सन्तानको भलो हुने थिएन? यो कस्तो अनौठो समाज जङ्गबहादुरले छोडेर गए? यी सब विचारणीय कुरा सोच्ने फुर्सद धेरैलाई थिएन। उनलाई एकातिर आफ्नो ठूलो परिवारको बोझ थियो, अर्कोतिर नयाँ उत्तरदायित्व देखा पर्यो, जसले गर्दा उनलाई कामको पहिरोले थिचिसकेको थियो। सरकार आजै सवारी हुनु पर्दछ, उनले छोटकरीमा भनेर मेचमा बस्दै फेरि सकी नसकी बोले, नत्र साह्रै नराम्रो हुन्छ। वलीअहदको मनमा कुरा खेल्न थाल्यो। उनी उठे, अमंगल सूचक सम्भावना देखेर सोच्दै टहलिन लागे। धीर लगायत सबै उठे। निकै समय बित्यो। आज उभिएर समय खेर फाल्ने फुर्सद र जाँगर धीरलाई थिएन। उनले सरकारको विदाई सलामी बज्न लाग्यो। वलीअहदलाई भनेर फेरि तलका अफिसरहरूलाई विदाई सलामी बजाउने इशारा गरे। सबै धीरका बहादुरी र फौजमाथिको लोकप्रियता वलीअहदलाई राम्ररी ज्ञान भएकोले धीरले यी पल्टनलाई त्यहाँ भेला गराएर वलीअहदको मनमा त्रासको छाप पार्न खोजेको पनि वलीअहदले बुझे। मगजमा अत्यधिक चतुरता, व्यवहारमा प्रबन्ध कुशलता, दूरदर्शिता आदि शासनोचित गुण त्रैलोक्यमा थिए। यी सबै गुणले युक्त भए तापनि उनको पक्षमा सैनिक शक्ति थिएन। यसको अभावमा सामन्ती युगमा आदर्शको कुनै महत्व हुँदैन भन्ने कुरा बुद्धिमान वलीअहदलाई राम्ररी ज्ञान भयो। बरु पछि धीरको पतन गराएर आफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने दिन पर्खनका निम्ति त्रैलोक्यले अहिले सहिष्णुता देखाएर पत्थरघट्टा जानु मनासिब देखे। यो उनको ठूलो राजनैतिक दूरदर्शिता थियो। नत्र धीरले वलीअहदको विरूद्ध सैनिक कार्यवाही गर्न पनि बाँकी राख्ने थिएनन्। बलपूर्वक राजपुत्रलाई पत्थरघट्टा दबाउने न्यु पाउने थिए। ससुराले मलाई किन भेट्न चाहनु भएछ? त्रैलोक्यले धीरलाई सोधेर फेरि मेचमा स्थान लिए। सेतो बाघ घेरामा परेको छ क्यारे, वीरले बाबुलाई उछिनेर बोले। यही बाघ सरकारलाई नजर गराउने महाराज बुवा जङ्गबहादुरको इच्छा होला। सेतो बाघको कुरा सुन्ने बित्तिकै नरेन्द्र पत्थरघट्टा जान उत्सुक भए। जगत जङलाई पनि कौतूहल बढ्यो। भाइ र भिनाजूको मनमा एक्कासी परिवर्तन आएको देखेर पनि त्रैलोक्यलाई धीरको अनुरोध चाँडो स्वीकार गर्न विवश हुनु पर्यो। भाइ, हाम्रो नेपालमा राजाले प्रधानमन्त्रीको इशारामा चल्नुपर्ने प्रथा देखेर मलाई साह्रै दिक्क लाग्छ। यो प्रथा हाम्रो ससुराले बसाल्नु भएको हो, तर भिनाजू श्रीतिन हुनु भएपछि यो समस्या त्यसै बिलाएर जान्छ। भिनाजूको आशा गरेर मात्र हाम्रो समस्या सुल्झेला जस्तो लाग्दैन, जङ्गी पोसाकको टाक मिलाउँदै त्रैलोक्यले भने। हामीले रैती दुनियाँलाई पनि हातमा लिनु पर्दछ। जङ्गी निजामती कर्मचारीलाई पनि बिर्सन्नु हुन्न। भारदारहरू पनि हाम्रै प्रजा हुन्। पत्थरघट्टाबाट फर्केर आएपछि म एउटा कार्यक्रम बनाउँछु। हामीले त्यही बमोजिम साहसिलो काम गर्नुपर्दछ। यस्तै कुरा गर्दा गर्दै त्रैलोक्यले जङ्गी पोसाक लगाइसके। बैठकेले उनलाई कल्की पगरी अर्पण गर्यो। म यो पगरी लगाउँदैन, त्रैलोक्यले भाइको मुखमा हेरेर प्रतिज्ञा गरे। जुन दिनसम्म हाम्रो राजनीतिक अधिकार म पुनः फिर्ता लिन सक्दिन, त्यस दिनसम्म म यो पगरी लगाउँदिन। पगरी फिर्ता गयो। दाई भाइ आफ्ना आमा बाबु र पत्नीसित विदावारी भएर मुडुलाई शिर बाहिर निस्किए, जहाँ राजकुमारको प्रतीक्षामा धीर शमशेर लगायत सबै थिए। अंग्रेज राजदूतले वलीअहदसित हात मिलाएर यात्राका निम्ति शुभकामना व्यक्त गरे। सरकारको हिरामोती जडिएको राम्रो श्रीपेच हेर्ने सौभाग्य हामीले पाएनौ भन्दै राजदूत पत्नीले पनि वलीअहदसित हात मिलाइन् र फेरि सोधिन्, त्यो अति सुन्दर पगरी किन नपहरी बक्सेको महाराज? मीमको भनाई चन्द्र शमशेरले नेपालीमा उल्था गरिदिए। शिरमा गरौं हुने भएकोले नलगाएको। वलिहदले चन्द्रको मुखमा हेरेर मीमलाई उत्तर दिए। यो कुरा चन्द्रले फेरि अंग्रेजी भाषामा उल्था गरेर अंग्रेज र मीमलाई सुनाए। मीमको सधैँ हाँसिरहने बानी थियो, अहिले पनि हाँस्न थालिन्। अनि अंग्रेजले पनि हँसिलो मुख पारेर अनइजी लाइज द हेड द्याट वेयर्स द क्राउन योर हाइनेस भने। नाटककार शेक्सपियरको कथन राजदूतले उद्धृत गरेका थिए, त्यो वाक्य नेपालीमा ठिक्कसित मतलब पुर्याएर अनुवाद गर्नुहुने साहित्य नेपाली भाषामा थिएन, त्यसैले चन्द्रले यसरी उल्था गरिदिए। शासन सत्ता हत्याउनु भन्दा लत्याउनु असल। अंग्रेजले बोलेको र चन्द्रले उल्था गरेको कुरामा केही वास्ता नगरेर त्रैलोक्य चौघोडे बक्कीमा बस्न पुगे। नरेन्द्र पनि बक्कीभित्र बसे। जगजङ रासमाथि चढे। सत्ताइस रणोदीप सिंह श्रीतिन महाराज र नेपालको प्रधानमन्त्री पदमा नियुक्त भए। जगत शमशेर कमाण्डर इन चीफ र मुख्तियार, धीर शमशेर मुख्य जनरल बने। जगतजङ, जीतजङ र पद्मजङ पु क ज, द क ज अनि उ क ज को पदमा क्रमशः घोषित भए। यो वस्तुस्थितिको ज्ञान हुनासाथ पत्थरघट्टा प्रस्थान गरेका राजकुमारहरू र जगतजङले आधा बाटोबाट काठमाडौँ फर्कनु पर्यो। श्रीपाद सुरेन्द्रबाट जङ्गबहादुर एकजनालाई मात्र प्राप्त भएको श्रीतिन महाराजको ओहदा, प्रधानमन्त्री पद र खोसमोस नास्तिको अधिकार उनका उत्तराधिकारी भाइहरूले पनि उपभोग गर्न लागेको वलीअहदलाई मन परेन। यो अधिकारबाट जङ्गबहादुरका भाइहरूलाई वञ्चित गराएर पुरानो भारदारी प्रथा कायम गरी राजदरबारमा विभिन्न वर्गका शक्ति सन्तुलनको स्वस्थ नीति चलाउन सकिन्छ भन्ने कुराको आशा वलीअहदलाई थियो। त्यसका निम्ति जगतजङलाई श्रीतिन बनाएर वलीअहदले आफ्नो उद्देश्य पूरा गर्न खोजेका थिए। त्यो योजना असफल भएकोले परिश्रमी राजपुत्र अर्को योजना तयार पार्न लागे। भाइ, तिमीले थापाहरूलाई भेट्यौ? त्रैलोक्यले सोधे। बस्नेत र पाण्डेहरूको भनाई के छ? उनीहरू आश्चर्यचकित भए। पहिले मेरो कुरामा विश्वास गरेनन्, तिनीहरू डराए। किन? उनीहरूको धारणा रहेछ श्रीपाँच र श्रीतिन साह्रै मिलेका छन्। जति पनि काम हुन्छ त्यो सबै राजाको इच्छा मुताबिक भएको छ भन्ने मैले हजुरबाट हुकुम भएको कुरा उनीहरूलाई सुनाइदिए। तिनीहरू छक्क परे। हुन पनि जगतजङले कुरा झिके। बुवा जङ्गबहादुरको पालामा जति काम हुन्थ्यो ती सबै राजाकै भलाइका निम्ति गरिन्थ्यो, तर अहिले महाराज रणदीप सिंहबाट दरबारको काममा राम्ररी ध्यान दिन सक्नु भएको जस्तो मलाई लागेको छैन। यो सबै सान्दानी बुवाको कमजोरी हो। उहाँकै त्रैलोक्यले जगतजङको कुरामा ध्यान दिएका थिएनन्। भाइलाई उत्सुकतासित सोधे, पछि तिनीहरूले के भने? भन त भाइ। उनीहरूले राम्रै कुरा गरे। के भने? हाम्रा बुलेट गति नसिन होइबक्सेपछि सबै कुरा ठिक हुन्छ, हामी नरेशका सेवक हौ, उहाँको जय होस् भने। भाइ, हाम्रो जय मनाउने बित्तिकै कुरा राम्रो गरे भन्नु हुँदैन। हामीलाई जय मनाउने बित्तिकै सबै कुरा राम्रो हुन्छ भन्ने हो भने धीर शमशेर हाम्रो सबैभन्दा बढी जय मनाउनुहुन्छ, तर उहाँ नै हाम्रो लक्ष्यको सबैभन्दा बढी विरोधी हुनुहुन्छ। हामीलाई मिठो भाषामा हाम्रो जय ध्वनि सुन्नु परेको छैन। हामीलाई आफ्नो अधिकारका निम्ति लड्ने नेपाली चाहिएको छ, रगत र पसिना चुहाउने राष्ट्र सहित चाहिएको छ। यति भनेर त्रैलोक्य लेख्न थाले। दाई, त्यसो भए तिनीहरूलाई के गर भनौं? त्रैलोक्यले लेख्दै उत्तर गरे, तिनीहरूलाई धीर शमशेरको खिलाफमा चल भन्नु पर्यो सरकार। थापा र बस्नेत, जगतले भने, शमशेर खलकका मामाली हुन्। त्यो मलाई पनि थाहा छ, त्रैलोक्यले जगतको मुखमा हेरेर भने। तर एउटा सामूहिक भलाइको आदर्श देखाउन सकियो भने थापा र बस्नेतलाई पनि शमशेरहरूको विरूद्ध उचाल्न सकिएला भन्ने जस्तो मलाई लागेको छ। जगत चुप लागे। के आदर्श देखाउने? नरेन्द्रले उत्सुक भएर सोधे। त्यही योजना तयार पार्दैछु। यति भनेर त्रैलोक्य फेरि लेख्नमा दत्तचित्त भए। सरकार, जेठी युवरागी सम्पूर्ण कण्ठले फलाक्तै कोठाभित्र पसिन्। कति गुनगुन कुरा गरिबक्सेको, मुहार पनि थाके होला। के लेख्न लागि बक्सेको? त्रैलोक्यले कलम पन्छाए, कागतलाई हिफाजतसित घरमा हालेर आफ्नो जनैमा झुन्डाएको साँचोले तालछा मारे अनि मुसुक्क हाँसेर पत्नीहरूलाई तिमीहरूको कुरा काटिरहेको भनेर जिस्काए। नाति जर्नेल 12 वर्षका भइसकेकाले आमाको पछि पछि आएर त्रैलोक्य र नरेन्द्रलाई जङ्गी सलाम गरे। आफू मुमा उनले कान्छी युवरागीको हात समातेर भने, मलाई शमशेर काकाहरू अर्थात् धीरका 17 छोराले अचेल सलाम गर्दैनन्। काकाहरूले तँलाई सलाम नगरे के भयो? आफूभन्दा बुढापाकाहरूलाई मान्नु पर्दछ, नाति जर्नेल रुन लागे। कान्छी युवरागीले भदालाई आलिङ्गन गरिन्, तर त्यो केटाको भित्री मर्म बुझ्न सकिनन्। भाउज्यू, यो जर्नेल किन रोएको? नाति जर्नेल शाही परिवारका नाति भएकाले उनलाई जंगबहादुरबाट वीर शमशेरहरूभन्दा माथिल्लो रोल क्रममा राखिएको थियो। तर अहिले जंगबहादुरको सेकपछि नाति जर्नेललाई शमशेरहरूले व्यवस्था गर्न थालेको चित्त नबुझेर जर्नेल रोएका थिए। त्यही कुरा शाहजादीले श्री पाँच युवराज्ञीहरूलाई बताइन्। वली अहद महाराजको भित्री मनमा नेपालको राजनैतिक व्यवस्थामा आफ्नो हात माथि पार्ने विचार तातै थियो। नाति जर्नेलको असन्तोषले वली अहदलाई धीरको विरूद्ध झन रन्कायो अनि सबैलाई विदा दिएर उनले पुनः घरबाट कागज झिकेर लेख्न लागे। उनको योजना थियो जगत जंगलाई श्री तीन महाराज बनाएर आफ्नो उद्देश्य प्राप्त गर्ने। त्यसैले त्यो कागजको धेरै परिच्छेदमा श्री तीन महाराज जगत जंग लेखिएको थियो। स्पष्टसित वली अहदले धेरै पानामा किटेरे लेखेका थिए श्री तीन महाराज जगत जंग। पृथ्वीनारायण शाहको स्वर्गारोहणपछि दुर्भाग्यवश राजदरबारबाट जति पनि अप्रिय घटनाहरू घटे त्यसले गर्दा इतिहास बिचरा वलीहत महाराज त्रैलोक्यको विपरीत भएकोले राजधानीका बुढापाका जान्ने सुन्ने जति सबै दरबारसित सशंकित थिए। वलीअहदका आफ्नै पत्नीहरू र श्रीपाँच सुरेन्द्रलाई पनि उनको साहसिलो कामको महत्व थाहा थिएन। यस्तो अप्ठ्यारो परिस्थितिमा वलीअहदलाई काम गर्नु परेको थियो। तैपनि उनले हिम्मत हारेनन्। उनको हेलमेल काठमाडौँ निवासीसित बढ्दै गयो। राजदरबारबाट श्री तीनको विरूद्ध षड्यन्त्र हुन लागेको छ भन्ने हल्ला गाईगुई काठमाडौँमा सुनिन लाग्यो। वलीअहद महाराजको सोझै जनसम्पर्क बढेको जगत शमशेर र धीर शमशेरलाई निको लागेन। उनीहरूको सल्लाह मुताबिक काठमाडौँको घना बस्तीभित्र रहेको राजप्रासादलाई श्री तीन रणोदीप सिंहले एउटा राम्रो निहो गरी आफ्नो हिटी दरबारमा सार्ने विचार गरे। श्री पाँचको लङलाई नारायण हिटी दरबार र श्री तीनको लङलाई साबिक बमोजिम हिटी दरबार नै भनिने भयो। राजनिवास बदलियो, धेरै सम्पत फेरे। वलीअहद महाराजको जेठी युवराज्ञीबाट पुत्री सानु शाह र कान्छी युवराज्ञीबाट पुत्र पृथ्वी वीर विक्रम शाहदेव जन्मिए। तर वली अहदको मनोकांक्षा बदलिएन। उनले आफ्नो राजनीतिक उद्देश्य पूरा गर्नका निम्ति कदम चाल्न छोडेनन्। शनै शनै फौज र निजामतीमा पनि उनका विचारको प्रशंसा हुन थाल्यो। धेरै भारदार उनको पक्षमा आए। अर्कोतिर जगत शमशेरको मृत्यु भएकोले धीर शमशेर कमाण्डर इन चीफ मुख्तियार भए। जगत जंगको पनि एक रोल वृद्धि भएकोले उनी मुख्य जनरल हुन पुगे। श्री तीन महाराजको हजुरिया काम पदेन मुख्य जर्नलको माथहतमा रहने परम्परा थियो। तर धीर शमशेरले त्यो कामको ठूलो वैधानिक महत्व भएको देखेर जगत जंगलाई सुम्पन पत्यार गरेनन् र आफ्नै हातमा राख्न चाहे। त्यसबारे कमाण्डर इन चीफ मुख्तियारको र मुख्य जर्नलको मनको फाटो बढ्यो, भनाभन पर्यो, श्री तीन महाराज कहाँ कुरा पुग्यो। श्री तीन महाराज रणदीप सिंहले कमाण्डर इन चीफ र मुख्तियार धीरको पक्ष लागि दिएका हुनाले श्री तीनको हजुरिया काम पनि कमाण्डर इन चीफ मुख्तियार धीरले नै गर्न थाले। यसरी पहिलेका कमाण्डर इन चीफ र मुख्तियार भन्दा धीर शमशेरले बढ़ी शक्ति प्राप्त गरे। तर जगत जंग भने पहिलेको मुख्य जर्नलको दाँजोमा साह्रै कमजोर परे। श्री तीन महाराज रणोदीप सिंह र कमाण्डर इन चीफ मुख्तियार धीरबाट अनपत्यार भएपछि अब जगत जंगलाई नेपालको राजनैतिक काममा सतर्क रहन करै पर्यो। वलीअहद महाराज त्रैलोक्यको एक गोप्य राजनैतिक गुटको संगठन थियो। जगत जंग दरबारको ज्वाई भएका र त्रैलोक्यको योजनाका प्रमुख पात्र भएकोले उनी त्यस गुटमा स्वतः सम्मिलित थिए। अब उनको धीरसित अनमन बढ़ेकोले र अरू परिस्थितिवश त्यो गुटमा क्रियाशील हुन पुगे। उता धीर शमशेर र उनका सत्र भाइ छोराको त्यस्तै अर्को गुट थियो। यी दुवै दल नेपालको राजनैतिक सतहमा सक्रिय भई उठे। दुवै गुटको नेतृत्वको ठूलो नाम र अस्तित्व थियो। यिनीहरूको बीचमा कूटनैतिक दाउपेच चल्न थाल्यो। शक्तिका निम्ति होड पर्यो। रणोदीप सिंह श्री तीन महाराज र प्रधानमन्त्रीको हैसियतले स्वतः शक्तिशाली थिए। तर धीर शमशेरको इच्छा विरूद्ध रणोदीप सिंहले केही काम नगर्ने भएकाले श्री तीन रणोदीप सिंह भन्दा कहिलेकाहीँ धीर शमशेर बढ़ी शक्तिशाली प्रतीत हुन्थे। मुख्य जनरल जगत जंगले पनि दरबारको प्रभाव र श्री तीन कान्छा बडा महारानीको निगाहद्वारा रणोदीप सिंह र धीर शमशेर भन्दा नेपालको राजकाजमा बढ़ी हात दरो पारेको जस्तो देखिन्थ्यो। त्रैलोक्य र नरेन्द्रको अनुरोधलाई पनि रणोदीप सिंह हार्न सक्दैनथे, जसले गर्दा यी युवराजहरू पनि पहिले भन्दा बढ़ी शक्तिशाली हुन पुगे। यसरी जंगबहादुरको सेकपछि नेपालमा राजनैतिक शक्तिको मुहान लोप भयो। यो अस्थिर राजनीतिको फाइदा उठाएर त्रैलोक्य आफ्नो उद्देश्य पूरा गर्न सफलतासित अघि बढ़दै गए। उनको संगठन दरिलो
बलियो र खँदिलो भइसकेको थियो, जसको फलस्वरूप जगत जंगलाई जंगबहादुरको जीवनकालका जस्तै लोकप्रियता र पुरानो मान्यता प्राप्त भइसकेकाले शमशेरहरू एक्लिसकेका थिए। आँटेर कदम चालेको खण्डमा विजय जगत जंगको पक्षमा हुने निश्चय भयो। तर श्री रणोदीप सिंह जगत जंगलाई गोद लिने अनि केही वर्षपछि जगत जंगलाई श्री तीन महाराजको आसनमा बसालेर लोग्ने र आफू काशीवास गर्ने भन्ने रणोदीप सिंहकी कान्छी पत्नीको नयाँ योजना बन्यो। त्यो कुरा रणोदीप सिंहलाई अहिले प्रकट गरिएको थिएन, पछि गरिने भएको थियो। उनी स्वास्नीको वचन हार्न नसक्ने खालका लोग्ने भएकाले र राजदरबार पनि जगत जंगको पक्षमा भएकाले श्री तीन कान्छा बडा महारानीको योजना सफल होला भन्ने विश्वास गर्न सकिन्थ्यो। त्यसैले जगत जंगले आफू श्रीतिन हुने बाटो त्रैलोक्यको हिंसात्मक कार्यवाहीमा भन्दा श्रीतिन कान्छा बडा महारानीको शान्तिपूर्ण तरिकाको योजनामा सुरक्षित देखे। त्रैलोक्यले धीर शमशेरको खिलाफमा आक्रमणकारी साहसिलो कदम चाल्न लाग्दा जगत जंग ठिक मौकामा बाधक बने। धेरै चोटि वलीहदलाई रोके र शमशेरहरूप्रति भातृ स्नेह देखाए। जगत जंगको दुई मन भएकोले वलीहद महाराजले पनि एक्लै धीर शमशेरमाथि हात छोड्न आँटेनन्। धेरैपल्ट कार्यवाही स्थगित गरियो। जगत जंग श्रीतिन महाराज नभए पनि उनको रोब रवाफ रहनसन श्रीतिनको भन्दा कम देखिँदैनथ्यो। श्रीपाँचको आशीर्वाद, श्रीतिनको ममता र श्रीतिन कान्छा बडा महारानीको आड पाएर जगत जंग नौ घोडे सालेबम बग्गीमा ढुक्कसित डुल्ने भइसकेका थिए। उनी जहाँ पुग्थे त्यही उनलाई जंगबहादुरको मान्यता प्राप्त हुन्थ्यो, चाहे यो कुरा धीर शमशेरलाई सही होस् या असह्य। जगत जंगले कोटी होम लगाए, सुवर्ण तुला दान गरे, पशुपतिमा सुनको ठूलो बसा चढाएर अमर कृति राखे। यस्तो दानी जगत जंगको सामुन्ने कृपण रणोदीप सिंह र गरीब धीर शमशेरको चर्चा नै हुन छाड्यो। सबको मुखमा जगत जंगको प्रशंसा थियो। दिन प्रतिदिन उनी प्रभावशाली हुँदै गए। अब जगत जंग र वलीहदको संयुक्त व्यक्तित्वको सामुन्ने धीर शमशेर जस्तो सात शक्ति आए पनि केही सिप नलाग्ने त्रैलोक्यको गुटको शक्ति सञ्चय भइसकेको थियो। संयोगवश एक दिन वलीहद महाराजको कान दुख्यो, उनी बिरामी परे। युवरागी, आज किन हो कुन्नी मेरो कान दुखेको झन चर्केर आइरहेको छ, खपी नसक्नु भयो, भिनाज्यू र माइला भाइ नरेन्द्रलाई बोलाउन पठाऊ। स्वास्नीले धेरै बेर लोग्नेलाई आफ्नो आँसुले पोतिएको मुख देखाउन नसकेर हो कि या कान्छी युवरागीको बानी नै त्यस्तो थियो, उनी मुख छोपेर रुन थालिन्। लोग्नेको पनि आँसुले प्रशस्त दारी भिजिसकेको थियो। लोग्नेले बगलमा घोप्टिएर रोइरहेकी भार्यालाई आँखा गाडेर हेरे। भार्याको सेतो गर्दनको पछिल्लो भाग र घुक्क घुक्क रुँदा ढाड हल्लिरहेको थियो। त्यो हल्लिएको शरीरमा हात राखेर वलीहदले बिस्तारै भने, कान्छी नरौ, अब तिम्रो रुने बेला छैन, तिमीले ठूलो होस गरेर काम गर्ने बेला आएको छ, तिमी लाठी छेउ बाटी भएर काम गर है, नत्र। कान्छी युवरागिनले आँसुले पोतिएको मुख उठाएर लोग्नेलाई आशाले हेरिन्। सरकार, मेरो बोलेट, मैले के होस गरेर काम गरेदेखि सरकारलाई आराम हुन्छ, भनिन् अनि लोग्नेको छातीनिर घोप्टिन पुगिन् र दारीमा आँसु चुहाइन्। श्रीपाँच सुरेन्द्रको पनि दीर्घ रोगले अवस्था शोचनीय थियो। पृथ्वी वीर विक्रम शाह बालक थिए। नरेन्द्र फाई फुई गर्न सक्ने दरबारमा सबैको आशाका प्रिय पुञ्ज भएकाले उनलाई राजा हुने अभिलाषा नहोला भन्न सकिँदैन थियो। यी सबै कुरा जान्ने दूरदर्शी वलीहदलाई आफ्नो सेखपछि बालक पृथ्वीलाई राजगद्दी नमिल्ला भन्ने अन्तिम अवस्थामा चिन्ता पर्यो। भाइ नरेन्द्रप्रति शंका उठ्यो। त्यसैले दम रोकेर बिस्तारै बोले, मेरो सेखपछि छोरा पृथ्वीलाई गद्दी नसिन बनाउनका निम्ति तिमीले होस गरेर काम गर्नुपर्दछ। अब श्रीपाँच बुबाज्यूको आयु पनि धेरै छैन, छोरा बालकै छ, म पनि मर्छु, मलाई नछोडी बक्सियोस्, कान्छी युवरागिनले जिउ छोडेर रुन थालिन्। मसित सती आउने तिम्रो विचार होला, त्यो गल्ती तिमीले कहिल्यै नगरे, तिम्रो काखमा बालक छोरा छ, तिमी म र बुबाज्यू नभएपछि यो टुहरोको के गति होला, यसलाई बालक ठानेर सबैले थिचुमिचो गर्नेछन्। मुख्य कुरा तिम्रो देवर र हाम्रो भिनाज्यूको खुब मिल्ती छ, याद गरे, ती दुई मिलेर एउटा श्रीपाँच र अर्को श्रीतिन हुने दाउ गर्न सम्भव छ, होस गरे। कान्छी युवरागीको मनमा नयाँ चिन्ता सृष्टि भयो, आँखामा नयाँ दुई दुश्मन देखा परे। अघिसम्म उनले जगत जंग र नरेन्द्रलाई आफ्नो परम शुभचिन्तक ठानेकी थिइन्, अब छोराको गद्दीको हक मिच्ने जोधा सम्झिन लागिन्। बहिनी, किन रोएकी त्यसरी, सरकारलाई ज्वरो बढ्यो, भन्दै केटाकेटीलाई प्रसादको टीका लगाइदिइन्। मलाई उस्तै छ, वलीहदले मुस्किलसित भने, म मर्न लागे, तिमीहरू मिलेर बस्नु,
पृथ्वी तिमीहरू दुवैको छोरा हो। म मरेपछि छोरालाई बालक देखेर यसको हकमा कसैले खिचोला गर्ला, तिमी दिदी बहिनीले होस गर्नु मैले भनेको थिएँ। तिम्री बहिनी रुन थाले, मलाई पनि रुवाइदिए। वली हातलाई काल आउँछ भन्ने कुरा युवराज्ञीहरूलाई कहिल्यै कल्पना पनि थिएन। अहिले 32 वर्षको जवान लोग्नेको मुखबाट मर्ने कुरा सुनेर जेठी युवराज्ञीको हंसले ठाउँ छोड्यो, हात खुट्टा सेलायो, भुइँमा बसेर रुन थालिन्। जेठी युवराज्ञी र जगतजङ एकै भुँडीका दाजु बहिनी भएका हुनाले हो कि अथवा लामो कुरा गर्न असमर्थ भएर हो, त्रैलोक्यले कान्छी युवराज्ञीलाई जस्तै गरेर स्पष्टसित जेठी युवराज्ञीलाई जगतजङ र नरेन्द्रको विरोधमा कुरा नखोलिदिएका हुनाले जेठी युवराज्ञीको मनमा म मरेपछि छोरालाई बालक देखेर यसको हकमा कसैले थिचोमिचो गर्ला, तिमी दिदी बहिनीले होस गर्नु लोग्नेले भनेको कुरालाई शमशेरहरूसित होस गर्नु भनेको होला भन्ने उल्टो भ्रम पर्यो र मनमा नै शमशेरहरूलाई सराप्दै रुन लागिन्। कान्छी युवराज्ञी पनि अर्को कुनामा बसेर रुँदै थिइन्। उनको मनमा जगतजङ र नरेन्द्रसित भविष्यमा बस्नका निम्ति शमशेरहरूको भर पर्ने विचार उठ्न थाल्यो। यसरी दुवै युवराज्ञीको मनमा पृथ्वी वीर विक्रम शाहको कल्याण गर्नको लागि बेग्ला बेग्लै किसिमको विचार भए तापनि अहिले ती दुईको मनमा एउटै वेदना थियो, वलीहद महाराजको बिग्रिँदै गएको स्वास्थ्य। दुवै युवराज्ञी विरहले कुण्ठिन लाग्दा दरबार भरि रुवावासी चल्यो। वैद्य र कविराज सबै माथि आए। श्रीपाँच बडा महारानीको पदार्पण भयो। जगतजङ र नरेन्द्र पनि रुँदै थिए, आँसु पुस्दै माथि आए। वैद्य र कविराजहरूको अथक परिश्रमको अतिरिक्त सबै देवस्थलमा पूजापाठ हुँदा पनि राजकुल दीपकलाई फाइदा नभएको देखेर जगत र नरेन्द्र विफल थिए। उनीहरूको दिमागले कामै गर्न छोड्यो। दरबारमा राजपुत्रको स्वास्थ्य लाभका निम्ति अहोरात्र ठूलो होम भइरहेको थियो। त्यसमाथि पनि जगतजङले फेरि भुवनेश्वरलाई बिरामीको कोठा बाहिर मृत्युञ्जयको थप पाठ गराउन लगाए। धीर शमशेर आइपुगे। जीतजङ, पद्मजङ, ध्वज नरसिंह, केदार नरसिंह, अम्बरजङ, वीर शमशेर र खड्ग शमशेर पनि धीरकै साथमा आएका थिए। यी सब जर्नलहरूको मुख मलिन थियो। धीरले वलीहदको चिन्ताजनक अवस्था देख्ने बित्तिकै गोरा डाक्टरलाई बोलाउन पठाए। वलीहदको व्यथा घट्नु परे जाओस् अझसम्म रोगै छुट्टिएको थिएन। उनको कञ्चट बसिसकेको र आँखा निस्तेज थिए। गोरा डाक्टरले यन्त्रद्वारा बिरामीको मुटुको धड्कन र नाडीको गति जाँच्यो, डिग्रीबाट ज्वरो हेर्यो अनि जिब्रो र कानको घाउमा आँखा पुर्यायो। डाक्टरले अंग्रेजीमा भनेको कुरा चन्द्रले नेपालीमा उल्था गरेर बाबुलाई सुनाए। कानको घाउ सेप्टिक भएर ज्वरो आएको रहेछ, यसमा जतिसक्यो चाँडो औषधि गर्नुपर्दछ, नत्र बिरामी मर्दछ। युवराजलाई व्यथाले च्याप्दै ल्यायो। श्री पाँचको सिंहासनका उत्तराधिकारी, श्री तीनका छोरीहरूको शिरको सिन्दूर, नेपालका आशा बिन्दु, मानवताका विभूति श्री पाँच वलीहद महाराज त्रैलोक्य वीर विक्रम शाहको निधन भयो। यसले गर्दा मुख्य जनरल जगतजङको पनि भाग्य सूर्य अस्त आयो। वलीहद महाराज त्रैलोक्य वीर विक्रम शाहदेवको मृत्यु भएको 2 साल पछि उनका पिता श्रीपाँच सुरेन्द्र र पितामह राज्यच्युत राजेन्द्र विक्रम शाहदेवको पनि देहावसान भयो। राजपरिवारका 3 पुस्ताको 3 वर्षभित्र क्षति भएकोले र श्रीपाँच सुरेन्द्रका जेठी कान्छी दुवै पटरानीको पनि मृत्यु भइसकेकोले नाबालक पृथ्वी वीर विक्रम शाहदेवलाई गद्दीमा राख्ने कि नरेन्द्र विक्रम शाहलाई गद्दीमा आरोहण गराउने भन्ने कुरा उठ्नु स्वाभाविकै थियो। नरेन्द्रको नाउँ धेरै दिन चलेन, कमलको पातमाथिको पानी जस्तै क्षणिक मात्र रह्यो। अन्त्यमा वंशक्रम अनुसार नाबालक भए तापनि पृथ्वी वीर विक्रम शाहदेवलाई गद्दीमा विराजमान गराइयो। राजा पृथ्वी बालक भएकाले उनकी माता श्री पाँच कान्छी युवराज्ञीको विशेष प्रतिष्ठा दिन प्रतिदिन बढ्दै गयो र उनको दाजुमा श्री पाँच जेठी युवराज्ञीको प्रभाव दरबारबाट ताप बिनाको आगो झैं बिलायो। श्री पाँच कान्छी युवराज्ञीलाई कान्छी युवराज्ञी भन्ने शब्द हटाएर खालि श्री पाँच मात्र भन्न लागे। श्री पाँच भन्नुको अर्थ श्री पाँच कान्छी युवराज्ञी भन्ने स्वतः प्रसिद्ध भयो, जसले गर्दा श्री पाँच जेठी युवराज्ञीको अस्तित्व नै धमिलियो, दिनको तारा जस्ती भइन्। श्री पाँचको चकचकी बढ्यो। दरबारमा सबै हुकुम र हैकम उनैको थियो। यसरी सबै प्रबन्ध राम्ररी मिलाएर पृथ्वी वीर विक्रम शाहदेवलाई राजगद्दीमा विराजमान गराउनमा सबैभन्दा दरिलो हात धीर शमशेरको भएको हुनाले उनलाई श्री पाँचबाट ठूलो जस मिल्यो। सृष्टिन महाराज रणदीप सिंह परमार्थ सुधार्ने काममा सधैँ बेफुर्सद भए तापनि धीर शमशेरले श्री पाँचलाई सन्तोष दिलाएकोमा रणदीप सिंह पनि धीरसित साह्रै खुशी थिए। श्री पाँच र श्री तीनको असीम विश्वास प्राप्त गरेकाले राज्यको सम्पूर्ण प्रशासकीय व्यवस्था सम्बन्धी अधिकार कमाण्डर इन चीफ र मुख्तियार धीर शमशेरको हातमा आयो। दिनदिन श्री पाँचको सम्पर्क जगजङ र नरेन्द्रसित भन्दा शमशेरहरूसित घनिष्ठ हुन लाग्यो। राजमाताले नरेन्द्र जगजङ पर र धीर र उनका छोराहरूलाई वर गर्न लागिन्। यसरी शमशेरहरूलाई दरबारले काखी च्यापेको मन नपर्नेहरूले धीरले वली अहदलाई मन्द विष प्रयोग गराएर मराए भन्ने आरोप पनि लगाए। यो धीरको विरूद्ध लगाइएको अपवाद सर्वत्र काने खुशीको विषय हुन पुगेको थियो, तर वली अहदका धर्मपत्नीहरूले यस कुरामा बिल्कुल विश्वास गरेनन्, किनकि गोरा डाक्टर दरबार ल्याइनु अघि वली अहदको स्वास्थ्य ज्यादै बिग्रिसकेको थियो। उनले आफ्नो मृत्युको सूचना आफ्ना युवराज्ञीहरूलाई पहिले नै दिइसकेका थिए। एक दिन नरेन्द्र राजदरबारमा आएर कान्छी भाउजी अर्थात श्री पाँच, धीर शमशेरले हाम्रा दाई वली अहद महाराजलाई कुफत पारेर मराएको रहेछ, सबै मानिस यही हल्ला गर्छन्, मलाई पनि त्यही शंका लाग्छ, यसमा हजुरको के विचार छ माने? के विचार भन्नु, हाम्रो नसिब फुटिहाल्यो, सान नानी बुवालाई दोषी ठहराएर अब जुट्न सक्दैन। राजमाताको मुख उदास थियो। त्यही बेला बालक राजा पृथ्वी खेल्दै आए। नरेन्द्रलाई दण्डवत निम्ति श्रीर झुकाएर उनको सामुन्न जान लागे। माताले छोरालाई बीचमा समातेर आफ्नो काखमा राखिन्, जसले गर्दा राजाले नरेन्द्रलाई ढोग्न पाएनन्। छोरा कहाँ खेलेर आयौ? नरेन्द्रले स्नेहपूर्ण स्वरले साबिक बमोजिम पृथ्वीलाई सोधे। माइला बुबाज्यू, म पृथ्वीको मुख राजमाताले बिस्तारै थुनिदिइन्। राजाले भन्न लागेको कुरा सबै खोल्न पाएनन्। श्री पाँच महाराज अधिराज पृथ्वी वीर विक्रम शाहदेवको आगमनमा नरेन्द्र उठ्नु पर्ने थियो, सलाम गर्नु पर्दथ्यो। यसो नगरेर नरेन्द्रले पृथ्वीलाई भतिजा ठानेर आफन्तको भाइचारा देखाएको श्री पाँचलाई निको लागेन, बेअदबी सम्झिन्। छोरालाई बालक जानेर थिचोमिचो गर्नेछन्, होस गर्नु भन्ने आफ्नो पतिको अन्तिम वचन श्री पाँचलाई याद भयो। रिसले राति भइन्। एकले अर्कोलाई अपमानित भएको ठानेर दुवैले चित्त दुखाए। त्यहाँ श्री पाँच जेठी युवराज्ञीको पदार्पण भयो। उनी लोग्नेको अन्तिम वाक्यको उल्टो अर्थ सम्झेर बहिनीलाई धीर शमशेरसित सतर्क रहने सल्लाह दिन्थिन्। बहिनीका निम्ति लोग्नेको अन्तिम वाक्य विशेष भएकोले दिदी बहिनीको मतभेद थियो, बेमेल बढ्यो अनि ईर्ष्या र द्वेषको बीजारोपण भयो। त्यसैले दिदीलाई देख्ने बित्तिकै राजमाताको मुख झन रातो भयो। उनलाई रिस उठेको बेलामा आँसु आउँथ्यो, बोल्न सक्दिनथिन्, एक लवज नबोलेर पूजा कोठामा गइन्। श्री पाँच जेठी युवराज्ञी त्यहाँ पृथ्वीलाई पेपरमेन्ट दिन आएकी थिइन्। अचानक देवर अर्थात नरेन्द्रलाई देखेर बिलौना गर्न थालिन्। मलाई देवरले पनि माया मार्नुभयो, माइती खलक अर्थात जङ खलकले पनि बिर्सिसके, किन काल नआएको होला मलाई, मर्न पाए पनि हुने थियो। जेठी भाउजू, हजुर किन माइतीको धन्दा लिई बक्सिन्छ? भिनाजु अर्थात जगत जङ हुँदा हुँदै हजुरले पीर लिई बक्सिनु पर्दैन। दाई जगत जङ देखेर पनि मलाई साह्रै चित्त दुखेको छ। अस्ति दाईलाई बोलाउन पठाएकी थिए, बहिनी श्री पाँचलाई मात्र भेटेर जानु भएछ, मलाई वास्तै गर्नु भएन। वास्तवमा यो गल्ती बोलाउन जाने मानिसको थियो। श्री पाँच जेठी युवराज्ञीले बोलाएकोमा बाहकले श्री पाँचले बोलाइ बक्सेको भन्ने खबर गरेकोले जगत जङ श्री पाँच अर्थात कान्छी युवराज्ञीलाई मात्र भेटेर फर्किएका थिए। यो भूलको कारण थाहा नभएकोले जेठी युवराज्ञी कुँडिएर रुन थालिन्। भिनाज्यू अर्थात जगत जङ पृथ्वीलाई भेट्न पाल्नु भएको होला, नरेन्द्रले अन्दाज गरेर बोले। किन? मौका पारेर पृथ्वीको लाल पञ्जापत्र फुस्काउने वहाँ अर्थात जगत जङको दाउ छ क्या रे? छोरा अर्थात राजा पृथ्वीसित लाल पञ्जापत्र मै लिइदिन्छु, त्यसको लागि दाईले बहिनी अर्थात श्री पाँचसित खुसामत गरिरहनु पर्दैन। पृथ्वी रात दिन मैसित बस्छ, मैसित सुत्छ भनेर जेठी युवराज्ञीले पृथ्वीसित सोधिन्। छोरा, तिमीले मलाई चाहिएको बेलामा लाल पञ्जापत्र दिन्दौ? श्री पाँच पृथ्वी पिपरमेन्टको स्वाद लिँदै खेलिरहेका थिए। जेठी आमाको कुरा सुनेर सोधे, के लाल पञ्जापत्र मनमुमा? त्यसको उत्तरमा मनमुमा अर्थात जेठी युवराज्ञीले केही नभनेर अर्कै कुरा सोधिन्। म तिम्री मुमा कि आफू मुमा अर्थात श्री पाँच तिम्री मुमा? हामी दुईमा तिमी कसको छोरा भनबा? मेरो राजा, मेरो महाराज, म हजुरको छोरा। जेठी युवराज्ञी सधैँ यही सवाल सोध्थिन्, राजाबाट यही उत्तर पाएर साह्रै रमाउँथिन्। अहिले पनि भाउजू देवर दुवै खुसी भए। तर सानु सातै थिइन्। उनी रुन्चे मुख लगाएर बोलिन्, हजुर मेरो मुवा भाइको होइन, भाइको मुमा आफू मुमा अर्थात सिपाच हो। छोरी त्यसो भन्नुहुन्छ? ऊ राजा हो, नेपालमा सबै मानिस उसका प्रजा हुन्, म पनि उसैको हुँ, तिमी पनि उसैको हो, नेपाल अधिराज्यभरि भएका सब चिज उसैका हुन्। ऊ राजगद्दी चढेको छ, सिंहासनमा बस्छ, हाम्रो राजा हो। म पनि गद्दी चढ्छु, सिंहासनमा बस्छु, म पनि राजा हुन्छु भनेर सानु शाह रुन थालिन्। आमाको आँखामा पहिलेदेखि आँसु थियो, तापनि अहिले छोरीको अज्ञानता देखेर हाँस्न लागिन्। नरेन्द्रको पनि खित्का छुट्यो। देवर भाउजूले हँसिलो मुख पारे। अबोध बालिका गद्दी चढ्ने प्रबल इच्छाले ढिपीका आँसु चुहाउन थालिन्। आमा र काकाले फुलाउन लागे। नरो छोरी, चुप लाग, हुन्छ एक दिन तिमलाई पनि लगेर गद्दी चढाइदेऊला, लौ लौ चुप लाग, तिमलाई पनि राजा बनाउला नरो भनेर जेठी युवरागी र नरेन्द्रले हाँसो गर्दै सानु शाहको आँसु पुस्न लागे। पृथ्वीलाई त्यहाँको रोदन र हाँसोको राम्रो अर्थ लागेन, जिल्ल परेर पिपरमेन्टको स्वाद लिँदै थिए। सरकार सवारी होस् तेलारीको बेला भयो। बुबु धाईले पृथ्वीलाई बोलाउन आए। पृथ्वीको उज्यालो गोरो मुख थियो, सुलुत्त परेको नाक, ठूल्ठूला आँखा र मोह पार्ने मूर्ति थियो। त्यत्तिकै उनको अद्वितीय सौन्दर्य थियो, त्यस्तै राम्रो शाही चालचलन र मिठो बोली। जाउँ है मनमुवा? जेठी आमाको च्यौडो समातेर नेपाल नरेशले सोधे। हुन्छ बा, मेरो राजा मेरो धीरा, जाऊ तेलारी सकेर फेरि म कहाँ आऊ है, अन्त कहीँ पनि नजाऊ। हवस् भनेर फेरि नेपाल नन्दनले नरेन्द्रसित सोधे, जाउँ है माइला बुवा? हुन्छ बा। जेठी आमा र काकासित सभ्य तरिकाले विदा भएर पृथ्वी तेलारी कोठातिर लागे। देवर भाउजू नेपालको राजनीतिक परिस्थितिका विषयमा कुरा गरिरहेका थिए। जगत जङ श्रीतिन महाराज हुने सम्भावना बारे अड्कल गीता काट्न थाले। पृथ्वी खेल्दै तेलारी कोठामा पुगे। अजीहरूले उनलाई तेल घाँच्न लागे। आफूमा लाल पन्जा पत्ल भनेको के हो? तिमी केटाकेटीलाई अहिले त्यो कुरा किन बुझ्नु पर्यो? चुप लाग। मनमुमा अर्थात जेठी युवरागी र माइला बुवा अर्थात नरेन्द्रलाई मेरो लाल पन्जा पत्ल चाहियोले, त्यो के हो? हुकुम होस् न आफूमुवा। श्रीपाँच झसङ्ग भइन्। छोरा विरुद्ध केही षड्यन्त्र रचिन लागेको कल्पना गरिन्। उनको मुखबाट केही उत्तर निस्कन सकेन। मेरो छोराको पन्जा पत्र लिएर कुनै कृत्य काम गर्न लागेका होलान्, यसलाई अर्थात पृथ्वीलाई राजच्युत गराउने षड्यन्त्र पनि हुन सक्छ। जगत जङ दाईलाई श्रीतिन बनाउनका निम्ति कान्छी मुवा अर्थात रणोदीप सिंहकी कान्छी पत्नीले रच्न लाग्नु भएको महाजाल पनि यो हुन सक्दछ। उहाँ अर्थात जगत जङ श्रीतिन हुनुभयो भने उहाँले आफ्नो एकै भुँडीको भान्जी सानु शाहलाई राजगद्दीमा बसाल्न पनि सम्भव छ, या हाम्रो देवर अर्थात नरेन्द्रलाई राजा बनाउन पनि के बेर। यस्ता अनेक तरहका विचार श्रीपाँचको कल्पनामा आउन थाल्यो। त्यो कोठा गर्मीले उसिनिएको थियो, झन् यस्ता भयानक विचारले मन पोल्यो र उनको नाक र निधारमा पसिना उम्रियो। अजीले राजालाई तेल खस्दै नाभि स्थानमा तेल चुहाउन थाले। आफूमुवा सानु शाह दिजु गद्दी चल्नेले, लाजा हुनेले, मेरो ठूलो गद्दी हुन्छ कि दिजुको ठूलो? राजमाता फेरि झस्किन्। लोग्नेले मृत्यु सैयामा भनेको वाक्य उनको कानमा अक्षरश बारम्बार गुन्जिन थाल्यो। अजीले राजालाई तेल घसेको चित्त नबुझेर हो कि या होस हराएर हो, श्रीपाँच आफैले छोरालाई तेल घस्न लागिन् र तेल घस्दै सोधिन्, छोरा तिमीलाई यस्तो कुरा कसले सुनाउँछ? तिमीले सानु शाह राजा हुने कुरा कहाँ सुन्यौ? अघि मनमुवा र माइला बुवा कुरा गर्न लागि बक्सेको थियो। राजमाताको सातो गयो, मुखको थोक सुक्यो, पसिना पुस्न थालिन्। राजाको तेल मालिस, स्नान र गोदान सकियो अनि आमा छोरा बैठक कोठामा गए, जहाँ नरेन्द्र र जेठी युवरागी आँसु ओसिएको तर रातो भएर फुलेको आँखा लिएर अझै कुरा गरिरहेका थिए। ती दुईलाई देख्ने बित्तिकै राजमातालाई लोग्नेको अन्तिम वचन फेरि याद आयो। त्यही कुरा उनको दिमागमा चक्कर काट्न लाग्यो। रिसले उनको मुख पहिलेदेखि रन्केको थियो, अहिले झन निलो भयो। कान्छी भाउजू, नरेन्द्रले आफ्नो र जेठी भाउजूको बीचमा चलिरहेको प्रसंगको सन्दर्भमा बोले, हाम्रो भिनाज्यू अर्थात जगत जङ श्रीतिन महाराज हुनुभयो भने हामीलाई सुविधा होला, नत्र धीर शमशेरले खेदो गरेर टिक्न दिन लाग्नु भएन, के गर्ने? नरेन्द्रले धीर शमशेरको विरूद्ध हजार चुक्टी लगाए, त्यसमध्ये श्रीपाँच सुरेन्द्रको सन्तानलाई राजगद्दीमा नराखेर उपेन्द्र विक्रम अर्थात सुरेन्द्रका भाइको सन्तानलाई राजगद्दीमा राख्ने धीरको योजना छ भन्ने आरोप पनि थियो। विधवा भएपछि यी दिदी बहिनीको मिजाजमा ठूलो परिवर्तन आयो। दिदी कडा मिजाजकी थिइन्, बहिनीको शान्त स्वभाव। अहिले दिदी कोहीसित रिसाउँदिन थिइन्, बरु चित्त दुखे रुन्थिन्। बहिनी सानो कुरामा पनि जङ्गी हाल्थिन्। राजा पृथ्वीको विरूद्ध षड्यन्त्र हुन लागेको हो कि भनेर शंका उपशंका उठाइहाल्थिन्। अहिले पनि वीर शमशेरको विवाह उपेन्द्रकी छोरी धन हजुरीसित भएको हुनाले नरेन्द्रले धीरका विरूद्ध लगाएको आरोप श्री पाँचले सत्य होला भन्ने ठानिन् र झसङ्ग भएर तर्सिन्, अनि छोरालाई सुरक्षित राख्नका निम्ति अँगालोमा च्याप्न पुगिन्। म मनमुमा अर्थात जेठी युवराज्ञीको छोला भन्दै राजा पृथ्वी आमाको हात पन्छाएर जेठी आमाको काखमा बस्न पुगे। उनलाई जेठी युवराज्ञीले दिने पिपरमेन्टको ठूलो आकर्षण थियो। छोराको तोते बोली र केटाकेटी चाल देखेर राजमाताको रिसले रन्केको मुखमा र शंकाले तर्सिएको मनमा अपरझटको परिवर्तन आयो र उनी हाँस्न थालिन्। राजा आफूसित झ्याम्मिएको देखेर जेठी युवराज्ञीले पनि ठूलो गौरव मानिन्। नरेन्द्रलाई पनि खुसी लाग्यो। देवर भाउज्यू तीनैजना हाँसे। वलिहद महाराज त्रैलोक्यको इशारा अनुसार जगत जंगलाई श्रीतिन महाराज हुन हतारिनु परेको थियो। अब उनलाई त्यसो गर्न कुनै आवश्यक परेन, न चाहनै थियो। उनको राजनीतिक दाउपेच हरायो, तत्कालै श्रीतिन महाराज हुने आकांक्षा लोप भयो। सिर्फ निजामती अड्डाको काम इमानदारी पूर्वक सम्हालेर उनी आफ्नो सुखमय दाम्पत्य जीवन व्यतीत गर्न थाले। उनी त्यत्तिकैमा सन्तुष्ट थिए। तर आफू ताक्छ मुडो, बञ्चरो ताक्छ घोडो भनेको जस्तै जगत जङ्गको इच्छा एउटा थियो, परिस्थितिको माग भनौं या विधिको विडम्बना भनौं अर्कै हुन गयो। जगत जङ्गको प्रेम विवाह भएको हुनाले ती जोई पोईको साह्रै मिल्ती थियो। उनीहरू एकले अर्कोलाई खुशी तुल्याउनको लागि घरमा अत्यन्त भड्किलो खर्च गर्न लागे। यस्तो भड्किलो खर्चको विरोधमा जङ्ग बहादुरले छोरा बुहारीलाई सधैँ टोकसिरहन्थे। अतः बाबुको जीवनकालमा यसो गर्न ती दुई छोरा बुहारीलाई असम्भव थियो। तर अहिले शाहजादीले माइतीको ठिक नकल गरेर आफ्नो घरमा पनि राजदरबारको जस्तो शाही विधि व्यवहार गर्न थालिन्। उनले लोग्नेलाई सरकार र हुकुम भएको भनी सम्बोधन गर्ने भएकोले त्यस कुराको नोकर चाकर र गुरु पुरोहितले पनि अनुकरण गरे। पछि यो सरकार र हुकुम भएको भन्ने राजकीय सम्मान नाति जर्नलका निम्ति पनि प्रयोग हुन थाल्यो। श्री पाँच महाराजा धीराज र श्रीतिन महाराजले मात्र उपभोग गर्न पाउने राजकीय सम्मान सूचक शब्दहरू जगत जङ्गका बाबु छोराले ग्रहण गरेकोले राजदरबार र मनहरा ढोकामा केही अन्तर देखिएन। धीर शमशेरलाई यो निको लागेन र उनले जगत जङ्गलाई चेतावनी दिनका निम्ति निजामती अड्डा जुन मुख्य जर्नलको हैसियतले जगत जङ्गको हातमा हुनु पर्दथ्यो र थियो पनि त्यो अड्डा खोसेर आफैले लिए। यसरी मुख्य जर्नल जगत जङ्गको हातबाट श्रीतिनको हजुरिया काम र निजामती अड्डा झिकिएपछि अब उनको हातमा कुनै सरकारी काम रहेन। खाली दर्जा र बाउको ठूलो खानगी मात्र बाँकी थियो। बिना कामको मगज भूतको घर भन्ने उखान जस्तै जगत जङ्गको केही काम नभएकोले उनी अब आफ्नो घर बगैँचा सिंगार्ने काममा लागे। अनि त्यस काममा ती जोइपोईको धुन बस्यो। त्यो मनहरा गृह सिंगारिँदा यत्तिको राम्रो भयो कि त्यो गृहको दाँजोमा श्री पाँच र श्री तीनको निवास स्थान फिक्का देखियो। अनि उनको घरलाई मानिसले दरबार भन्न थाले। त्यो घरको स्वतः मनहरा दरबार नामकरण भयो। यस्तो राम्रो दरबारको शोभासित मिल्दोजुल्दो गर्नको निम्ति त्यहाँ भित्रका सबै वस्तु खास गरेर सवारीको पनि रबाफ बढ्नु परेकोले जगत जङ्ग बाहिर हावा खान निस्किँदा नौ घोडे सालेबम झण्डावाल बग्गीमा चढेर निस्कन्थे। त्यो नौ घोडे बग्गी उनले राजदरबारबाट शाहजादीको दाइजोमा पाएका थिए। श्री पाँच र श्री तीनले बाहेक अरूले चौघोडे बग्गीमा चढ्ने चलन नभएकोमा झन जगत जङ्गले नौ घोडे झण्डावाल सालेबम बग्गी चढ्न थालेको पनि कमाण्डर इन चीफ र मुख्तियार धीर शमशेरलाई मन परेन। जगत जङ्गका लोग्ने स्वास्नी नौ घोडे बग्गीमा चढेर देव मन्दिरमा दर्शन गर्न जान्थे। ती दुईको शिरमा चमर डोलाएको हुन्थ्यो। शाहजादीको आङमा झिङा बसे चिलाउँथ्यो, मुखमा बसे बान्ता गर्दथिन्। त्यसैले सधैँ चमर हम्कनु उनको जीवनको निम्ति अनिवार्य भएको थियो। तर धीर शमशेरले यी सब कामलाई जगत जङ्ग र शाहजादीको असाधारण अहंकारको प्रदर्शन हो भन्ने ठान्दथे। मुख्य जनरल जगत जङ्ग र उनकी पत्नी श्री पाँच शाहजादीको शैलमाथि कमाण्डर इन चीफ र मुख्तियार धीर शमशेर बाधक बन्न थाले, घोचपेच गर्न लागे। मुख्य जनरलले चित्त दुखाए, कमाण्डर इन चीफ र मुख्तियार रिसाए। ती दुई काका भतिजाको बीच अनबन शुरू भयो। आवत जावत बन्न भयो, बोल्न पनि छोडे। एकले अर्को माथि नभएको शंका गर्न लागे। धीरको मनमा जगत जङ्गले यी सबै निरर्थक भड्किलो खर्च गरेर मेरो तेजोवध गर्न खोजेको हो भन्ने गलत धारणा पर्यो। त्यस्तै झुटो विचार जगत जङका मनमा पनि धीरको विरूद्ध उठ्यो। सान्दानी बुवा अर्थात धीरले मलाई नेपालबाट धपाएर आफ्नो छोरालाई माथि रोल चढाउन न्यु खोज्नु भएको हो, मेरो केही विराम छैन भनेर जगत जङ पिरल लिन थाले। पेस परेको चङ्गा जस्तो भएर कमाण्डर इन चीफ मुख्तार र मुख्य जनरलको चित्त बटारिन थाल्यो। एक जंगलमा दुई सिंह भए झैं ती काका भतिजाको गर्जन सुनिन लाग्यो। श्रीथिन रणोदीप सिंह दैनिक राजकाजको झमेलाबाट पन्छी दिएकाले उनलाई यो गडबडको गम्भीरता बारे केही याद भएन। धीर र जगत जङको मनोमालिन्य झनझन बढ्दै गयो। कान्छा ससुरा अर्थात धीरसित आफ्नो पतिको मन नमिलेको थाहा पाएर सहजाती जिल्ल परिन्। त्यसको कारण बुझ्न सकिनन् र साह्रै डराइन्। अनि उनले आफ्नो पतिको उल्का दशाग्रह सपार्नको निम्ति धेरै यज्ञादि गर्न थालिन्। यस धार्मिक कार्यले गर्दा जगत जङ दिन दुगुना रात चौगुना लोकप्रिय हुँदै गए। उनको नाम पहिलेदेखि नै उदार र दयालु भनेर प्रसिद्ध थियो, तर अहिले चरम सीमामा पुग्यो। उनको नाम काड्न मानिसलाई संकोच लाग्थ्यो र उनको दर्जाले मात्र उनलाई स्मरण गर्न थाले। मुख्य जर साहेब भन्ने प्रिय नाम सबको मुखमा झुन्डेको थियो। कोही पनि जगत जङ भनेर सोझै नाम काट्दैनथे। तर धीर शमशेरलाई जगत जङको धार्मिक कार्य हुन् या शोक शैलका काम हुन् ती सब निष्प्रयोजनका हानिकारक भडक हुन् भन्ने पर्यो। त्यसैले धीर शमशेरले जगत जङको तेजोवध गर्नको लागि फेरि सानो नसिहत दिने उपाय खोज्न लागे। जङ्गबहादुरको सेकपछि श्रीतिन महाराजको 2,00,000 खानगी जागिर जुन जगत जङले खाइपाए आएका थिए अब उपरान्त क्रमशः प्रत्येक श्रीतिन महाराजको अधिकारको वस्तु घोषित गरियो। श्रीतिन रणोदीप सिंह एकमात्र यस्ता श्रीतिन महाराज भए जो राष्ट्रकोषबाट आफ्नो निम्ति पैसा झिक्न पाप सम्झन्थे। यता राष्ट्रकोषबाट पनि पैसा नझिकिने भयो, उता श्रीतिन महाराजको खानगी जागिर जगत जङले उडाइहाल्थे। बिना खानगी जागिरको श्रीतिन रणोदीप सिंहलाई इज्जत थाम्न मुस्किल परेको हुनाले यो घोषणा गर्नु अत्यन्त आवश्यक थियो। यही कुरा धीरले रणोदीप सिंहलाई सम्झाएका हुनाले जगत जङको मुख मोसियो। यसरी पहिले जगत जङको हातबाट श्रीतिन महाराजको हजुरीय काम झिकियो, त्यसपछि निजामती अड्डा खोसियो अनि बाबुको उत्तराधिकारीको हैसियतले पाउने गरेको 2,00,000 खानगी जागिरबाट वञ्चित हुनु पर्यो। यो कारवाहीले गर्दा धीर शमशेरसित जगत जङ साह्रै क्रुद्ध भए, चित्त दुखाए, आफ्नो मर्यतुल्य अपमान भएको ठाने। यसरी परिस्थितिले जगत जङ र नरेन्द्रलाई धीर शमशेरको विरूद्ध फेरि संगठित हुन आह्वान गर्यो। वलिहद महाराज त्रैलोक्यले धीर शमशेरको विरोधमा बनाएको गोप्य संगठन जुन अहिले प्राय छिन्न भिन्न भइसकेको थियो पुनः त्यसलाई आधार बनाएर जगत जङले रिसको झोकमा धीर शमशेरलाई ललकार्न प्रयत्न गरे। एक दिन नरेन्द्रले आफ्नो गुटका मानिसहरूलाई भेला गराएर जगत जङलाई पनि डाके। साला भिना र त्यहाँ उपस्थित भएका सब मानिसले धीर शमशेरको कुरा काटिरहेका थिए। फेरि त्यस्ताका धीर शमशेरले विष प्रयोग गराएर वलिहद महाराजको मृत्यु भएको हो भन्ने चर्चाले उग्र रूप लिएको थियो। त्यस विषयमा पनि जगत जङ र नरेन्द्रले छलफल गर्न लागे। त्यही बेला भर्याङमा जुत्ताको आवाज आयो। गुटका सबै मानिसले त्यता दृष्टि दिए। झ्यालबाट सिपाहीहरू एक्कासी भित्र पसेका देखे। भर्याङबाट पनि एक हुल सिपाही माथि आए। सबको हातमा थियो बन्दुक, पिस्तोल, खुकुरी, तरवार, भाला र खोडा। ती हतियारधारीहरूले मुख्य जनरल जगत जङ र माहिला साहेबज्यू नरेन्द्र विक्रमलाई समाते अनि त्यस घरमा खानतलासी गरेर सबै कागज पत्र बोके। त्यो गुटका मानिसहरूको बिचल्ली पर्यो। कोही झ्यालबाट हाम फाले, कोही छानाबाट उम्के, कोही भर्याङबाट कुलेलम ठोके। त्यहाँ सबैको भागा भाग पर्यो। दुईजना स्वास्नी मानिसको ठूलो फरियाभित्र लुकेर सुरक्षित भए। यो खबर काठमाडौँ उपत्यकाभरि एकैछिनमा फैलियो। सहर निवासीहरू डरले त्राही त्राही भए। धीर शमशेरले वलिहद महाराजलाई मन्दविष प्रयोग गराएर डाक्टरद्वारा मराए भन्ने घर घरमा चलिरहेको निन्दात्मक चर्चा एकदम बन्द भयो। सबैले धीर शमशेरको गुणगान गर्न थाले। उनले तिब्बतमा गरेका बहादुरीको घर घरमा प्रशंसा हुन लाग्यो। सिपाही र पुलिसले त्यस गुटमा लागेका मानिसहरूलाई चारैतिर खोजे, समाते। सबैले सरकारबाट इनाम पाउने लोभमा लागेर पुलिस र सिपाहीलाई मदत गरे। त्यो गुटमा लागेकाहरू पक्राउन थाले। एकले अर्कोलाई पोल्न लाग्यो। बाबुको छोरा शत्रु भए। स्वास्नीले लोग्नेलाई थानामा पुर्याएर पनि पैसा कमाए। त्रैलोक्यको पालामा बनेको गोप्य योजनाका कागज पत्र सबै केशर र भोलाले धीर शमशेर कहाँ प्रस्तुत गरेर आफू निर्दोष साबित भए। पछि फेरि ती दुईले ती सबै कागज पत्र नरेन्द्र र जगत जङले हालसालै बनाएका हुन् भन्ने झुटा बयान दिएर धीरका सच्चा साखुल्य हुन पुगिसकेका थिए। जगत र नरेन्द्रलाई विद्रोह गरेको अभियोगमा श्रीतिन महाराज रणदीप सिंहको लङपट्टी हिटी दरबारको तल्लो चोकमा उभ्याइयो। त्यहाँ अरू 150 अपराधीलाई पनि संगीनको घेराभित्र उपस्थित गराइसकेका थिए। चोकको पेटीमाथि लहर मिलाएर राखिएको मेचमा पूर्वतर्फका कमाण्डिङ जनरल जितजङ, दक्षिणतर्फका कमाण्डिङ जनरल पद्मजङ, उत्तरतर्फका कमाण्डिङ जनरल रणवीरजङ, लेफ्टिनेन्ट जनरल युद्ध प्रतापजङ अर्थात नाति जनरल, मेजर जनरल केदारनाथ सिंह, मेजर बम विक्रम बहादुर, मेजर बुद्धि विक्रम बहादुर, लेफ्टिनेन्ट कर्नल वीर शमशेर, लेक अम्बरजङ, लेक ध्वज नरसिंह, मेजर रामकृष्ण, लेक खड्ग शमशेर, लेक भूपेन्द्रजङ, लेक रण शमशेर, देव शमशेर, चन्द्र शमशेर, वीर विक्रमजङ, भीम शमशेर, फते शमशेर, ललित शमशेर र अरू सबै रोल क्रममा चढेका रोलवालाहरू बसेका थिए। यी रोलवालाहरू पनि रणोदीप सिंह र धीर शमशेरको आगमनको प्रतीक्षामा भयभीत भएर चुप थिए। त्यस चोकमा सुनसान वातावरण थियो। त्रासले कोही राम्ररी सास फेर्न सक्दैनथे। रणोदीप सिंह र धीर शमशेर माथि बैठकको बारदलीमा देखा परे। श्रीतिन महाराज र कमाण्डर इन चीफ मुख्तियारलाई देख्ने बित्तिकै ती 150 अपराधीहरू मध्ये धेरै जसोले जय महाराज विनय महाराज भने। जगतजङ र नरेन्द्रले एक लवज बोलेनन्। प्रतिशोधको भावनाले तिनीहरूको मुख र कान लाल थिए। मेचमा बसेका रोलवालाहरू पनि दुई काकालाई माथि बारदलीमा देखेर उठिसकेका थिए। सबका कान डरले राता भएका थिए। पक्राउमा परेका मानिसहरूले फेरि बारम्बार कराए, महाराज माफी पाऊ धर्म अवतार, हामी निर्दोष छौ भनेर जगत र नरेन्द्रलाई गाली गर्न र सराप्न लागे। महाराज र कमाण्डर इन चीफको स्तुतिगान गर्न थाले। महिला यो पढ भनेर रणदीप सिंहले माथि बारदलीबाट तल रोलवालाहरूको साबुनले एक मुठा कागत फालिदिए। जङ्गबहादुरका जनरल जितजङ र धीर शमशेरका कर्नल खड्ग शमशेर माइला छोरा भएकाले रणदीप सिंहले माइला भनी बोलाउँदा जितजङ कान नसुन्ने भएकाले पक्क परिरहे। तर खड्ग शमशेर दौडेर कागत समात्न पुगे। फेरि रणदीप सिंहले हातको इशाराले जितजङलाई त्यो कागत पढ्न संकेत गरेका हुनाले जितजङ र खड्ग शमशेर संयुक्त भएर त्यो कागत पढ्न थाले। त्यो कागतमा रणदीप सिंहलाई काशी धपाउने, धीर शमशेरलाई मार्ने, जगतजङलाई श्रीतिन महाराजको पदमा नियुक्त गर्ने इत्यादि कुरा लेखिएको थियो। त्यस कागतमा नरेन्द्र र जगतजङ लगायत 312 जनाको सही परेको देखियो। त्यो सही परेको कागत त्रैलोक्यको जीवनकालमा लेखिएको गोप्य योजना थियो। तर पोलाहरू खास गरेर भोला र केशरले जालसाजीका विषयहरू समेत थपेर धीर शमशेरका हालसाल नरेन्द्र र जगतजङले बनाएका षड्यन्त्र गर्ने योजना भन्ने पेश गरेकाले धीरलाई आफ्ना विरोधीको कारवाही एक एक पत्ता हुन गयो र सजाय दिन निहु पाए। ती दोषीहरूलाई राजद्रोहको अभियोग लगाएर धीर शमशेरले श्री 5 र श्री 3 को नाउँमा प्रत्येक अपराधीलाई सजाय तोक्न लागे। खजान्ची शिवप्रसाद, सुब्बा टंकनाथ, सुब्बा होमनाथ लगायत 10 बाहुन मोडिने भए। कर्नल विक्रम सिंह थापा, कर्नल अमर विक्रम थापा, कर्नल समर विक्रम थापा, कर्नल इन्द्र सिंह बस्नेत, कुलमान सिंह बस्नेत, मेजर संग्राम सुर विष्ट आदि 50 जना जति कोही सुलीमा पर्ने भए कसैलाई फाँसी हुने भयो। अरू बाँकी जतिको सर्वस्व हरण गरेर जीवनभर कैद पर्ने सजाय तोकियो। अनि जगतजङ र नरेन्द्रको पालो आयो। नरेन्द्र राजपरिवारका सदस्य भएकोले उनलाई सजाय तोक हुँदा श्री 5 महाराजाधिराजको उपस्थिति आवश्यक छ भनी रणदीप सिंहले श्री 5 महाराजाधिराज पृथ्वी र राजमाता कहाँ खबर पठाए। त्यही बेला धीर शमशेरले मर्छु कर्छु भनेर जगतजङलाई तथा नाम गाली गर्न लागे। त्रैलोक्यलाई विष प्रयोग गर्यो भने आफूलाई आरोप लगाउन खोज्यो भनेर पनि धीरले जगतजङलाई बेसरी झपारे। श्री 3 महाराज हुने रोल क्रमको तेस्रो व्यक्ति र राजपरिवारको एउटा प्रमुख सदस्यलाई यसरी अभियुक्तको रूपमा उभ्याएपछि उनीहरूलाई लुते कुकुर जस्तो भएर बाँच्नु भन्दा स्वभावत मर्न निको लाग्यो र जगतजङ धीरसित धम्किएनन्। नरेन्द्रको पनि उही शान थियो। जेठा, रणदीप सिंहले जगतजङलाई सम्झाउने उद्देश्यले भने, तँलाई के पुगेको थिएन र यस्तो उल्लु काममा हात हालिस्? सन्नानी बुवा अर्थात धीरसित माफी माग। जगत कसैसित माफी माग्न तयार थिएनन्। न त्यहाँ पेश गरिएको कागत लेख्ने दोषी स्वर्गवासी त्रैलोक्यलाई देखाएर उनी उम्कन चाहन्थे। आफ्ना बाबु श्री 3 र ससुरा श्री 5 को लामो शासनकालमा उनले कार्यपालिका र न्यायपालिका छुट्याएर इन्साफको स्वतन्त्र व्यवस्था स्थापित गरेका भए आज यसरी आफ्ना विरूद्ध कमाण्डर इन चीफ मुख्तियारले न्यायाधीशको काम गर्न पाउने थिएनन् भन्ने कुराको पश्चाताप उनलाई भयो।
तर बितेको दिनलाई स्मरण गरेर मात्र पनि उनलाई अहिले कुनै लाभ थिएन। त्यसैले उनी काकाहरूसित बाझेर मुखको तितो फाल्न तयार परे। माफी मैले किन माग्ने? माथि हेरेर उनले कड्केर भने, सरकारले मसित माफी माग्नु पर्दछ, सरकार अपराधी हुनुहुन्छ। पापदेखि रणोदीप सिंह साह्रै तर्सन्थे, त्यसैले तुरन्त सवाल गरे, म कसरी अपराधी? त्यो कागजको सही तेरो होइन?
हो, त्यो सबै योजना मैले रचेको हुँ। रिसको झोकमा जगतले नभएको कुरा पनि सकारे।
अझ बोल्छस्? धीरले चड्का स्वरले हप्काउन थाले। तँलाई सुवर्ण तुलादान गर्नुपर्ने, के तँ नेपालको राजा होस्? नौ घोडे बग्गी चढ्नु पर्ने, तँलाई लाज लाग्दैन?
यहाँ महाराजबाट तुलादान गर्न पाए बक्सेको छैन, श्री पाँचहरूबाट इच्छा गरिबक्सेको कति वर्ष भइसक्यो, हामीले त्यसको व्यवस्था मिलाउन सकेका छैनौं।
तँलाई ठूलो मानिस भएर सुवर्ण तुलादान गर्नुपर्ने, तेरो सम्पत्ति छ भन्दैमा हामी तँसित डराउँछौ? उल्लु पाजी,
धर्म गर्नु श्रद्धाको कुरा हो, यसमा ठूलो सानोको सवाल आउँदैन।
अच्छ मुख लाग्छस्, जिब्रो थुतिदिऊ,
क्रोधान्त भएर धीरले हकारे।
जिब्रो नभए पनि म सान गरेर हजुरहरूले गर्नुभएको अन्याय प्रकट गर्नेछु, मार्नुभयो भने पनि मेरो निरपराध आत्माले सधैँ सराप्नेछ।
जेठा, महाराजले शान्त स्वरले सोधे, तैले हामीलाई मार्न योजना बनाएको स्वीकार गर्छस्, फेरि निरपराध छु भन्छस्, यसको के अर्थ हो?
शास्त्र अनुसार जगतले सम्हालिएर मनको साँचो कुरा भन्न खोजे, मैले अपराध गरेको छैन, अन्याय परेको सहन नसकेर मैले हजुरहरूको कुरा काटेर विरोध गर्न खोजेको थिएँ, त्यति सानो कुरामा सान्नानी बुवाले हामीलाई यत्रो बेइज्जती गर्नुभयो, जाली कागज पेश गरेर मलाई अपराधी ठहराउन खोज्नु भएको छ, मलाई मान्नुहोस्, म मर्न चाहन्छु, भोलि ईश्वरको अदालतमा यसको इन्साफ होला।
महाराज रणदीप सिंहका सबैभन्दा मन परेका भतिजा भएकाले उनको आन्तरिक अभिलाषा थियो जगत जंगलाई यस मुद्दाबाट सफाई दिएर उम्काउने, तर धीर शमशेर जगत जंगलाई अलिकति सजाय तोकेर नसिहत दिन चाहन्थे। यस मुद्दामा महाराज र मुख्तियारको राय बाजला जस्तो परिस्थिति पनि देखियो। दाई सफाई दिन तत्पर थिए, भाई सानो सजाय तोक्न उत्सुक, तर कमाण्डर इन चीफ मुख्तियार धीर शमशेरको व्यक्तित्वको सामुन्ने महाराज रणदीप सिंह निस्तेज थिए। त्यसैले महाराजले धीरमाथि दबाव दिएर त्यहाँ पेश गरिएको कागज जाली हो कि सत्य हो भनेर हेर्न सकेनन्। त्यसैले जगत जंगलाई सम्झाउने काममा लागे।
जगत जंग, उनले सानो स्वरले भने, हामीले तँलाई के अन्याय गर्यौं?
चित्त नबुझेको कुरा तेरो सान्नानी बुवालाई राम्ररी भन्, उसलाई चित्त बुझोस्, म तँलाई माफी दिन्छु।
तैले हामीलाई नटेरे पनि सान्नानी र मैले तेरो बाबुको गुण बिर्सेका छैनौ,
सरकार त्यसलाई बाबु काखामाथि श्रद्धा भए पो यस्तो कुरा सम्झाउनु, धीरले फेरि रन्केर बोले, यो उल्लु बाउले बसालेको थिति टोड्न जन्मेको हो, कुलाङ्गार हो,
बुवाले श्रीतिनको जागिर खानगी मलाई खानु भनेर तामा पत्र गरिदिनु भएको हजुरहरूले खोज्नु भयो, उहाँले बसाल्नु भएको थिति मैले तोडे कि हजुरले तोड्नु भयो?
तैले बाटोमा असर्फी छरेर हिँड्न थालेपछि धीरले कड्केर जवाब दिए, हामीले तेरो त्यो बाउलठीलाई रोक्ने कि तमासा हेरिरहने, त्यसैले तेरो त्यो खानगी खोज्नु परेको हो, तैले खान नपाउलास, तँलाई दुःख पर्ला भनेर तेरो बाउले श्रीतिनको जागिर तँलाई दिएर गएको हो, नचाहिँदो भडक गर्नलाई होइन।
फेरि रणदीपले शान्त स्वरले कुरा थपे, हामी दुई काकाको सेकपछि तँ श्रीतिन महाराज भइहाल्छस् अनि त्यो जागिर तेरो हात परिहाल्छ, तँ किन हडबडाइस्? ऐनमा दोहोरो जागिर दिन नहुने व्यवस्था मिलाउनु परेकोले यो नयाँ प्रबन्ध मिलाएका हौं। धीरले जगत जंगलाई जंगी जवाब गरेका थिए, रणदीपले अदालती कुरा घुमाए, तर धीर र रणदीप दुवैजना जगत जंगलाई श्रीतिन महाराजको जागिर खानगी नदिनमा एकमत भएको प्रष्ट बुझियो। जगत जंगले मुख फुलाएर धीरसित कराउन लागे, जंगबहादुर महाराजको शासन सत्ता मेरो हातमा आउनु पर्दथ्यो, म उहाँको जेठो छोरा हुँ, महाराजको छोरा महाराज हुन्छ, भाइ महाराज हुँदैन, तर हजुरहरूले मलाई र वलिहद महाराजलाई पत्थरघट्टा पठाउनु भयो र यहाँ श्रीतिन महाराज हुने अन्यायको रोल बाँध्नु भयो, हजुरहरू षड्यन्त्रकारी हुनुहुन्छ।
हामी साँच्चीकै राजगद्दीमा बस्ने महाराज हौं र तैले बाबुको सेकपछि छोरालाई गद्दी मिल्नु पर्दछ भन्ने कुरा गरेको? रणदीपले मलिन मुख लगाएर दुई तीन पटक थुक्निल्दै वाक्य कुरा गरे।
तैले कस्तो कुरा नबुझेको? श्री पाँच महाराजा धीराजबाट जसलाई निगाह हुन्छ उही श्री तीन हुने अधिकार राख्दछ,
सरकार झुट्टा महाराज हुनुहुन्छ भन्ने कुरामा म कसरी विश्वास गरौं?
सरकार कास्की र लमजुङको महाराज होइबक्सिन्छ, त्यहाँको गद्दी राजमुकुट आमदानी तोप सलामी सबै सरकारबाट उपभोग गरिबक्सन्छ,
सरकारको राज्याभिषेक भए हुकुम चल्छ, तैपनि सरकार हुकुम हुन्छ, हामी साँच्चीकै महाराज होइनौ?
सरकारबाट नबुझी बक्सेको हो कि मैले बुझ्न नसकेको हुँ, त्यो
भगवानलाई थाहा होला। फेरि श्रीपाँच सुरेन्द्रबाट श्रीतिन महाराज कसलाई बनाउन इच्छुक भए बक्सन्थ्यो त्यो पनि सबैले थाहा पाएकै कुरा हो। मानिसलाई झुक्क्याउन सके पनि ईश्वरलाई कोही झुक्क्याउन सक्दैन महाराज। जेठा, तैँले म महाराज भएको रिस गरेको हो? जन सरकारबाट मलाई कमान्डर इन चिफ मुख्तार बक्सेको यो जगत जग दुई आँखाले पनि देख्न चाहँदैन। महाराज र मुख्तियारले पालैसित बोले। श्रीपाँच सुरेन्द्रबाट जगत जङले रिसमा रन्केर धीरलाई औल्याउँदै बोले, मलाई बुवा अर्थात जङ्गबहादुरको सेकपछि श्रीतिन हुने रोल दिन खोजी बक्सेको थियो। त्यस्तै प्रबल इच्छा थियो वलिहद महाराजको पनि। श्रीपाँच बडा महारानीहरू र तमाम दरबारले मलाई श्रीतिन भएको देख्न चाहन्थे। भारदार गुरु पुरोहित सन्त महन्त जङ्गी निजामती कर्मचारीको यही कामना थियो। तर हजुरहरूले राजा प्रजाको इच्छा विपरीत आफू श्रीतिन महाराज हुन सफल हुनुभयो। मैले कहिले विरोध गरिन, न कहिले रिस देखाए। यो गुणको बदला मैले पाउनुपर्ने श्रीतिनको हजुरिया कामबाट म वञ्चित हुनु पर्यो। जङ्गी अड्डा खोसियो, मेरो खानगी लुटियो, अनि मैले बाध्य भएर हजुरहरूको आलोचना गर्नु परेको हो। कुनै षड्यन्त्र गरेको छैन, षड्यन्त्रको गुरु नै हजुर हुनुहुन्छ। हामीले कुनै षड्यन्त्र रचेका छैनौं, तेरो बाबुले बसालेको रोल क्रम यही हो। रणोदीप सिंह ज्यादा धार्मिक मनोवृत्तिका भएकाले राजघाट छाडेर परमार्थ सुधार्ने काममा लाग्ने उनको विचार थियो। यिनै भाइ भतिजाका निम्ति उनी राजकाजमा अल्छेका थिए। अहिले जगत जङको मुखबाट षड्यन्त्रको सत्य आरोप सुनेर उनी खिन्न भए। अँध्यारो मुख लगाएर त्यति बोले अनि मेचमा थचक्क बसे। तर धीरले जगतलाई तथा नाम गाली गर्न लागे। जगतले पनि मुख छोडे। काका भतिजाको नराम्रो भनाभन भयो। वलिहद महाराजलाई धीरले विष प्रयोग गरी मराएको अभियोग पनि जगत जङको मुखबाट निस्कियो। धीरले पनि जगतलाई इसक परी केटीको बात लगाए। काका भतिजा साह्रै निम्न स्तरमा पुगेर बाँच्न थाले। त्यहाँको परिस्थिति अनुसार अब जगत जङलाई ठूलो सजाय हुने स्पष्ट देखियो। श्रीतिन महाराज भुइँमा हेरेर आँसु पुस्न लागे। तल बसेका रोलवाला भतिजाहरूको थुप्रोबाट नाति जर्नेल र देव शमशेरले रुँदै टाँको छोडे। धीर र जगत जङको अझ भनाभन परिरहेको थियो। पहिले धीरले जगत जङलाई नसिहतका निम्ति सानो सजाय मात्र दिन खोजेका थिए, तर अब कुरो चड्केकोले जगत जङलाई यस मुद्दामा गाडेर सदाको लागि मिटाउन अघि सरे। तौ बौला श्रीतिन महाराज भएको भए, धीरले सातो लिने स्वरले सोधे, तेरो सेखपछि श्रीतिन हुने को नि? ए उल्लु बदमास, मेरो छोरा महाराजको सेखपछि छोरा महाराज हुन्छ, भाइ हुँदैन। बहुलाको देशमा मात्र भाइ महाराज हुन्छ। उल्लुले मात्र महाराजको गद्दीमा भाइलाई उत्तराधिकारी रोज्छ, बदमासले मात्र त्यसो गर्छ। आदि आदि जित जङ झस्के। तल चोकमा भएका उनका कुनै भाइलाई पनि जगत जङको तर्क चित्त बुझेन। भाइमा रोलक्रम नगएर छोरामा रोलक्रम जाने कुराको स्वतः सबै भाइ विरोधी थिए। तिनीहरूले तलबाट कराएर महाराज जगत जङ दाईलाई सजाय बक्सिनु पर्दछ भने। सबै रोलक्रममा भएका भाइहरूले धीर शमशेरको पक्ष लागेर जगत जङलाई घोष पेश गर्न लागे। नाति जर्नेलले पनि रोलवालाको हैसियतले बाबुलाई सजाय हुनुपर्छ भन्ने प्रस्तावमा रुँदै स्वर मिलाउन बाध्य हुनु पर्यो। सबै भाइ छोराले आफूलाई सजाय गर्न तम्सिएको देखेर जगत जङको शिर निहुरियो, केही बोल्न सकेनन्। श्रीपाँच महाराजा धीराज पृथ्वी आइपुगे, साथमा श्रीपाँच राजमाता पनि थिइन्। राजालाई सिंहासनमा विराजमान गराएर चमर पंखा हम्किन शुरू भयो। उनको कद सानो भए तापनि ठूलो सिंहासनमा बसे, अनि उनलाई सुहाउने सानै झल्लरे छाता पनि ओढाइयो। राजमाता अन्तपुरमा छेक्किएर बसिन्। सन्नानी बुवा, किन बोलाउनु भएको? श्रीपाँचले हातको इशाराले धीरलाई सोधिन्। उनी पनि त्यहाँको भयंकर परिस्थिति देखेर हडबडाएकी थिइन्, राम्ररी बोल्न सकिनन्। सरकार जगत जङ बदमास र नरेन्द्र विक्रम साहेबज्यू मिलेर महाराजा धीराजको गाथ गत्ती ताक्न लागेका रहेछन्। नरेन्द्र विक्रम आफै गद्दी चढ्ने रे। दाई अर्थात रणोदीप र मेरो हत्या गरेर जगत जङ श्रीतिन हुने रे। यी बदमासहरूको कालो करतूतका सबै प्रमाण फेला पारिसकेको छु। राजमातालाई आफ्नो पतिको अन्तिम कथन याद आयो। आँखाभरि आँसु पारिन् र रुन थालिन्। राजमाताको आँसु देवर र दाईमाथिको दया होला भन्ने धीर शमशेरको मनमा पर्यो। महाराज रणोदीप सिंह, नरेन्द्र, जगत जङ र अरू सबैलाई पनि त्यही आशा थियो। त्यसैले धीर न डराए तापनि गम्भीर भए, निकै हडबडाए। त्यहाँ एकछिन स्तब्धता छायो। श्रीपाँच निकै बेर रोइन्, तर उनी विह्वल भएको कारण देवर र दाईप्रति स्नेह उठेर होइन, आफ्नो छोरा पृथ्वीमाथि आफ्नै दाई र देवर शत्रु लागेको सुनेर रोएकी थिइन्। आँसु पुस्दै भनिन्,
अब के गर्ने कमाण्डर इन्चिफ बुवा? नाता भयो भनेर राजकाजमा काम चल्दैन सरकार। महाराजा धिराजको गाथ गद्दी ताक्नेहरूलाई त्यसै छोड्न सक्दिन। सरकारबाट जसो हुकुम हुन्छ म तिनीहरूलाई सजाय गर्छु। मैले के गर्नु पर्यो? यी राजद्रोहीलाई सजाय बक्साउनु पर्यो। हुन्छ, महाराज रणोदीप सिंहले मनमा श्रीपाँचले आफ्नो देवर र दाईको पक्ष लिएर धीरलाई सम्झाउलिन् भन्ने आशा लिएर श्रीपाँचलाई त्यहाँ उपस्थित गराएका थिए। तर श्रीपाँचले त्यसो गरेनन्। झन उल्टो जगतजङ र नरेन्द्रलाई सजाय दिनका निम्ति सजिलैसित स्वीकृति प्रदान गरिन्। यो देखेर महाराज रणोदीप सिंह जिल्ल परे, मनमा नै दुखित भए। तर कमाण्डर इन चीफ मुख्तियारलाई के खोज्छस काना आँखा भनेको जस्तो सजिलो भयो। साहेबज्यू नरेन्द्र विक्रम शाह र मुख्य जनरल सिनियर कमाण्डिङ जनरल जगतजङ राणालाई आजीवन कारावासको सजाय तोकियो।